सुप्रभात श्रोताहरू, आउनुहोस् अब हामी हाम्रो प्रभुसँग कुरा गरौं, प्रार्थना गरौं। महान खुदा स्वर्गहरू र पृथ्वीको सृजनहार, जसले आफ्नै इच्छाद्वारा यो समय नियुक्त गर्नुभयो, आउनुहोस् आज बिहान हामी उहाँको आराधना गरौं। हे प्रभु, हुन सकोस् कि हामी आफ्नो हृदयको र आफूलाई सम्पूर्ण रूपमा तपाईँ प्रभुको इच्छामा सुम्पन सकौं र पवित्र आत्माको काम हामीहरूको बीचमा भएको होस्, ताकि ती कुराहरूको प्रकट होस् जसलाई तपाईँ चाहनुहुन्छ यो हामी जान्न सकौं। हाम्रो इच्छा यो हो कि हामी असल क्रिस्टियन बनाऊ र असल प्रतिनिधि बन्न सकौं। तपाईँ हाम्रो यो इच्छालाई आज बिहान प्रदान गर्नुहोस्। हामी यसको प्रतिज्ञामा छौं, येशु ख्रिस्टको नाममा माग्छौं, आमेन। तपाईँहरू बस्न सक्नुहुन्छ। हामी अति आनन्दित छौं आजको यो बिहानमा फेरि महान राजाको सेवामा हुन पाएकोमा, र फेरि पनि हामी माफी चाहन्छौ कि हामीमा पर्याप्त रूपमा मानिसहरूको लागि बस्ने ठाउँ नभएकोमा, तर पनि हामी कोशिशमा छौं कि जति सक्दो रूपमा परिस्थितिलाई रम्य बनाउने प्रयास गर्नेछौ। अब यहाँ धेरै मानिसहरूले रुमालहरू र अनुरोध प्रार्थना राखेका छन् कि उनको लागि प्रार्थना गरियोस् भने, र यी कुराहरूलाई म अहिले एकतर्फ राख्नेछु। यो रूपमा होइन कि म यसलाई बिर्सन होइन, तर यसलाई म पछि प्रार्थना गर्नेछु। म खास जस्तो आज रात प्रार्थना गर्नेछु, म यो बिहान र त्यसपछि आज राति म प्रार्थना गर्नेछु। जब तब म प्रार्थना गर्नेछु र प्रतिज्ञामा छु कि प्रभुको आत्माद्वारा निको पारिएका हुन्, र तब म यो चाहन्छु कि त्यही समय म यी रुमालहरू र अन्य कुराको लागि प्रार्थना गर्नेछु। र विशेष अनुरोधहरू हरेक जो दिल्ली ने मलाई दिए, यहाँ लगभग 300 छन्, र तब मैले कोठा छोडेर बाहिर आए। तपाईँले देख्नुभयो मैले तिनीहरूलाई जति सक्दो रूपमा छिटो प्राप्त गरे र हरेकलाई मैले प्राप्त गरे, अनि म तिनीहरूलाई लिनेछु जति छिटो सम्भव भएमा म लिनेछु। म यी सबैलाई त लिन सायद सक्दिन, म भित्र जानेछु र एकलाई लिएर भन्नेछु, प्रभु अनि के यी मध्येमा एक यही हो अनि के यो हो, यस प्रकारले म गर्नेछु, किनभने ती सबै हरेक जरुरतमा छन्, वास्तविक अनुरोधहरू हुन् यी। यस कुरामा केही शंका छैन, हामी सबैको एकै साथ विचार गर्नेछौ। अनि म कमसे कम तपाईँलाई थाहा छ, कहिले काहीँ पवित्र आत्माले त्यही खास जो म पढ्दछु भन्नुहुनेछ, यसलाई म आफ्नो मनमा राख्नेछु। म यसमा फेरि जानेछु र जबसम्म पाउँदिन तबसम्म खोज्नेछु, नत्र त म नियमित रूपले झैं तिनीहरूलाई लिनेछु। अब देशका अन्य भागहरूमा भएकाहरूलाई पनि आज बिहान म सबैलाई अभिवादन दिन चाहन्छु, र उनीहरूलाई पनि म अभिवादन गर्न चाहन्छु जसले टेलिफोनद्वारा हामीसँग जोडिएका छन्, जो देशका अन्य भागमा यसलाई सुनिरहेका छन्। न्यूयोर्क शहरमा, बिया माउन्टमा, टेक्सासमा, प्रेसकोट एरिजोनामा, ट्युसान एरिजोनामा, सान जोस क्यालिफोर्निया, कनेक्टिकट, गेनेसविल जर्जिया र न्यू एल्बनी इन्डियाना, देशका हरेक क्षेत्रका भएकाहरूलाई पनि येशु ख्रिस्टको नाममा हामी तपाईँहरूलाई अभिवादन गर्दछौ। इन्डियानामा आज बिहानको मौसम साफ सफा छ, बिते राति हामी कहाँ वर्षा भएको कारणले गर्दा मौसम अलि जाडो छ, र यसैले सभाघर भरिएको छ र हरेक व्यक्तिले प्रतीक्षा गरिएका छन् कि सन्डे स्कूलको शिक्षालाई जो महान छ आशा लगाएका छन् कि पाए, र म विश्वास गर्छु कि खुदाको आशिषहरू जो बहुमूल्य छन् तपाईँहरूले प्राप्त गर्न सक्नुभएको होस्, र हामीले आशा गरेका छौं शीघ्र सम्भव भए हामी यो बनाउन, जहाँ हामी सबै एकै ठाउँमा भेला हुनलाई हुन सक्यो भने एउटा ठूलो भवन जसमा भएर बाइबलको ती सात अन्तिम कटौराहरूको प्रचार निश्चित रूपले म प्रचार गर्ने विचारमा छु। यसैले अब यो महान शिक्षा सुन्नलाई यो बिहान हामी अवेर गर्ने छैनौ। मैले यो सोच्दै प्रभुसँग प्रार्थना गरे, म के भन्न सक्छु र यो जानेर कि हुन सक्छ यो हाम्रो अन्तिम सभा हो जो अब नहोला। प्रभुको आगमन अत्यन्त नजिक छ, यति नजिक कि हाम्रै नजिकै छ। म देखिरहेको छु, मैले जो भविष्यवाणी गरेको थिएँ क्यालिफोर्नियाको लागि, त्यसको अनुसार त्यहाँको घर र स्थानहरू प्रति घण्टा 30 इन्चको दरले डुबिरहेका छन्, काठहरू टुटिरहेका छन् र फाटिएका छन्, र मानिसहरूलाई थाहै छैन यो के हुँदैछ। हामीहरू अन्त समयमा छौं, लाखौं रुपियाँ लगाएर बनाएको घरहरू डुबिरहेका छन्। ठूलो ठूलो शीर्षकमा लेखेको पत्रिका तस्विरहरू मैले प्राप्त गरेको छु, जसलाई आज राति म ल्याउन चाहन्छु, किनभने आज रातिको प्रचारको मेरो विषय यस्तै नै प्रचार गर्ने मेरो विचार छ, र त्यसपछि हामी आज राति रोगीको लागि प्रार्थना गर्नेछौं। जसरी भए पनि आजको यो अपराह्नमा 5 अथवा 6 बजे तपाईँहरू आइपुग्नुहोस्। हामी छिटो सभालाई सुरु गर्नेछौ। म सम्झन्छु कि मानिसहरू छिटो आउन् र छिटो भन्दा छिटो तपाईँहरू आफ्नो प्रार्थना पत्रलाई प्राप्त गर्नुहोस्। प्रभुको इच्छामा भए हामी तपाईँहरूको लागि आज राति प्रार्थना गर्नेछौ। अब यो जानेर कि एक दिन मैले यी कुराहरूको जवाफ दिनु पर्नेछ जो मैले यहाँ भनेको छु, प्रार्थनामा सोचिरहेको छु कि यसपछि मैले के गर्नु आवश्यक देखिन्छ, र मैले निर्णय लिएको अथवा मैले पवित्र आत्माद्वारा अगुवाई पाए आज बिहान भविष्यवाणीको बारेमा बोलौं र यसको बारेमा अवगत गराउँ। बुझ्नुभयो? यो एक किसिमको जो हामी यदि हामीलाई यो अवगत भएन भने अनि केही घटना साधारणतय घटना गयो भने यसैले यसलाई हामीले जान्नु पर्ने भएको छ। भविष्यमा आउने घटनाहरूको विषयमा मानिसहरूलाई अवगत गराइदिनको लागि पवित्र आत्माले मलाई यो जिम्मेवारी दिनुभएको छ। के तपाईँलाई थाहा छ? बाइबलले भनेको छ, खुदा जबसम्म आफ्नो इच्छा आफ्नो दास अगम वक्ताहरूमा प्रकट नगरी केही पनि गर्नुहुन्न। र अनि आउने घटनाको बारेमा कसरी यसुले मानिसहरूलाई सावधान गर्नुभयो, आउने घटनाको बारेमा कसरी अगम वक्ताहरूले मानिसहरूलाई सावधान गरे, र अब हाम्रो लागि उचित यो हुनेछ कि हामी जानौ कि हामी कुन युगमा रहिरहेका छौं र यो महान युगमा कुन चाहिँ घटना घट्न गइरहेको छ। यसैले यो अति अप्ठ्यारो विषयको बारेमा हामीले धेरै पटक पढिसकेका छौं, तर पनि यो विषय मेरो हृदयमा आयो ताकि म यसको बारेमा आज बिहान तपाईँहरूको बीचमा बोलूं। आउनुहोस् हामी बाइबललाई खोलौं अनि वचनको भाग पढ्नको लागि मत्ती 24 अध्यायलाई हेरौं। मलाई माफ गर्नुहोस्। यसै प्रकारले सन्दर्भलाई लिई हामी हाम्रो विषयलाई लिनेछौ। अब स्मरण राख्नुहोस्, बिस्तारै हामी यसै शिक्षालाई बाइबल क्लासको रूपमा लिन गइरहेका छौं। तपाईँ आफ्नो पेन्सिल र कापीलाई लिनुहोस् ताकि पदहरूलाई लेख्न सक्नुहुनेछ। मसँग धेरै वचनका लेखहरू यहाँ छन्। जब तपाईँ घरमा जानुहुनेछ तब यसलाई अध्ययन गर्न सक्नुहुनेछ। यो एक सन्डे स्कूलको क्लास जस्तै हुनेछ। यसैले हामी यो जान्न सकौं कि हामी कुन समयमा बाँचिरहेका छौं, सावधानीको साथ तयार हुन सकौं। सन्त मत्तीको पुस्तकबाट, मलाई माफ गर्नुहोस्, 24 आयत अर्थात 24 अध्याय 15 पदबाट सुरु गर्नेछौ। म यो पढेर उहाँको वचनबाट प्रचारको भागलाई लिनेछु। यसकारण जब तिमीहरूले दानियल अगम वक्ताबाट बोलिएको उजाड गर्ने घृणित कुरा पवित्र स्थानमा खड़ा भएको देखौला, जसले पढ्छ त्यसले यसलाई बुझोस्, तब जो यहुदियामा हुनेहरू पहाडतिर भागुन्, कौशीमा हुनेहरू आफ्ना घरमा भएका केही सामान निकाल्नको लागि तल नझरुन्, न त खेतबारीमा हुनेहरू आफ्नो खास्टोलिनलाई फर्किन आउन्, तर हाय ती दिनहरूमा गर्भवतीहरू र दूध खुवाउनेहरूलाई, तर प्रार्थना गर कि तिम्रो उडान हिउँदमा नहोस् न कि विश्रामको दिनमा, किनकि त्यस बेला यस्तो महान कष्ट हुनेछ जो जगतको सुरुदेखि लिएर अहिलेसम्म भएको छैन न त फेरि कहिले हुनेछ। औ ती दिनहरू नघटाइएका भए त कोही प्राणी बाँच्न सक्ने थिएन, तर चुनिएकाहरूको निम्ति ती दिनहरू घटाइनेछन्। तब यदि कसैले त्यस बेला तिमीहरूलाई यसो भन्लान्, हेर ख्रिस्ट यहाँ छन् कि त्यहाँ छन् भने विश्वास नगर, किनकि झुटा ख्रिस्टहरू र झुटा अगम वक्ताहरू उठेर खड़ा हुनेछन् र हुन सके चुनिएकाहरूलाई पनि भ्रम पार्नलाई ठूला ठूला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन्। हेर मैले तिमीहरूलाई पहिलेदेखि नै भनिदिएको छु। तिनीहरूले तिमीहरूलाई हेर उनी वनमा छन् भनी भन्लान् तर तिमीहरू नजाओ, हेर उनी भित्रका कोठाहरूमा छन् भनी भन्लान् भने पनि तिमीहरू विश्वास नगर, किनकि जसरी बिजुली पूर्वबाट चम्कदै पश्चिमसम्म देखिन्छ ठिक उसरी नै मानिसको पुत्रको पनि आगमन हुनेछ। यसैले जहाँ देह हुनेछ त्यहाँ उकाबहरू अर्थात गरूड जम्मा हुनेछन्। अब विषयको लागि यो बिहान म आफ्नो सन्डे स्कूलको पाठको लागि 24 पदलाई लिन चाहन्छु ताकि यसमाथि म विशेष जोर दिनेछु। ध्यानसँग सुन्नुहोस् जबकि म यसलाई एक पटक फेरि पढ्न गइरहेको छु। किनकि झुटा ख्रिष्टहरू र झुटा आगमवक्ताहरू उठेर खड़ा हुनेछन् अनि हुन सके चुनिएकाहरूलाई पनि भ्रम पार्नलाई ठूला ठूला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन्। अब आज बिहानको विषयको लागि अथवा पाठको लागि म यो विषय लिनेछु, अन्तिम समयका आवश्यकताहरू। यही हो विषय हो जुन म बोल्न चाहन्छु अथवा यही पाठ हो, अन्तिम समयका आवश्यकताहरू। म विश्वास गर्छु हामी अन्तको समयमा बाँचिरहेका
छौँ।
पवित्र शास्त्र पढ्ने वाला एक विश्वासी पनि यो जान्दछ कि हामी दुनियाँको इतिहासको अन्त समयमा छौँ। इतिहास लेखेर केही फाइदा छैन किनकि यसलाई पढ्ने कोही पनि हुने छैन। यो त समयको अन्त हो। यो कहिले अन्त हुन्छ मलाई थाहा छैन। यो अन्त कहिले हुन्छ, समय कति छ, यो त त्यस मिनट या घण्टाको स्वर्गदूतलाई पनि थाहा छैन। तर प्रभु येशूद्वारा हामीलाई बताइएको छ कि जब यी कुराहरूको पूरा हुन लाग्नेछ त्यति बेला हामी आफ्नो शिरलाई माथि उठाऊ किनकि हाम्रो छुटकारा नजिकै छ। अब यो नजिक आइरहेको छ, यसको के मतलब हो यो मलाई थाहा छैन। हुन सक्छ यसको मतलब जस्तो कि एक वैज्ञानिक केही दिन पहिला टेलिभिजनमा प्रश्नको उत्तरमा यसो भनिएको थियो, पृथ्वीमा हजारौं मिलको दरार अनि फाटेको विषयमा भनिरहेको थियो जो कि धसिनेवाला छ। उसँग प्रश्न सोधिएको थियो के यो साँच्ची नै धसिने छ, त्यो पश्चिमी तटको लस एन्जलस सहर हो। तपाईँहरू सबैलाई यो कुरा थाहा छ कि कसरी तिनीहरूले रडार यन्त्रद्वारा यस कुरालाई थाहा पाए। यो दरारले यहाँसम्म असर पार्नेछ कि सेन्ट जोसे तल खस्दै अलास्कामा पुग्नेछ। एलिट युएन हुँदै यो द्वीप समूहबाट समुद्रमा लगभग 200 मिल धसिनेछ अनि फेरि सान डिएगो हुँदै लस एन्जलसमा समेत यसको असर देखिनेछ र त्यहाँको ठूलो क्षेत्रलाई नष्ट पार्नेछ। यो सबै भूकम्प र ज्वालामुखीको फाट्नेको द्वारा गहिरो खाल्डो बनाइनेछ जस्तो त्यहाँ भयो। म वैज्ञानिकहरूले झै गरी त्यो नाम लिन सक्दिन। जे भए पनि जब त्यसले हल्लाउँछ यसै कारणले भूकम्प हुन जान्छ जो कि सालौं सालबाट पश्चिमी तटमा भइरहेको छ। अब यसले गर्दा जमिनको चारैतर्फ चिरा चिरा परेको छ र वैज्ञानिकले भनेका छन् एक व्यक्तिले अर्कोलाई भन्यो के त्यो साँच्ची नै खस्छ त, उसले भन्यो खस्छ त होइन तर यो अवश्य खस्नेछ, उसले भन्यो तर सायद हाम्रो पीढ़ी समयमा नखस्ला, उसले भन्यो हुन सक्छ आउने 5 मिनट भित्र अथवा आउने 5 सालमा, हामीलाई यो खास कहिले खस्छ थाहा छैन। यो सप्ताहमा मलाई एउटा समाचार पत्र मिलेको थियो जसमा मुख्य पंक्तिमा करोड़ रुपियाँको लागतमा बनेको ठूलो घरमा चिरा परेको फाटेको र मानिसहरू त्यहाँबाट छोडेर गइरहेका छन् भन्ने विषयको बारेमा लेखिएको थियो। यस घटनालाई कसरी रोक्ने हो उनीहरूलाई थाहा छैन, यसलाई कुनै उपायले रोक्न सकिँदैन। देख्नुभयो खुदा जो चाहनुहुन्छ उहाँले त्यही गर्नुहुन्छ र उहाँलाई कसैले पनि यो भन्न सक्दैन कि तपाईँ यो किन गर्नुभयो भनेर। तपाईँ घर बनाउनुहोस्, तपाईँ वैज्ञानिक रीतिबाट चिजहरू बनाउनुहोस् तर खुदा विज्ञानको सृष्टिकर्ता हुनुहुन्छ। तपाईँ कसरी खुदालाई रोक्न सक्नुहुन्छ? यदि उहाँले चाहनुभयो भने आजै बिहान टुक्रा टुक्रा पारी बर्बाद गर्न सक्नुहुन्छ। तपाईँ महसुस गर्नुहोस् खुदा आफ्नो वचनको द्वारा यी पिस्सु टुक्रालाई पुनः अस्तित्वमा ल्याउन सक्नुहुन्छ अनि आधी घण्टामा नै 40 मिलको उचाइसम्म भरि दिन सक्नुहुन्छ। देख्नुभयो त्यहाँ छैन अनि तिनले सलह मानिसहरूलाई खाएर पृथ्वीबाट मेटिदिनेछ। उहाँ खुदा हुनुहुन्छ, जस्तो उहाँ चाहनुहुन्छ त्यसै गर्नुहुन्छ। उहाँ आफैमा अति महान हुनुहुन्छ, आफैमा महान। अब म आफ्नो समयमा असीमित प्रमाणहरूलाई हेर्दै जुन समयमा हामी रहेका छौँ म सोच्दछु कि यी कुराहरूको अभ्यास गर्नु असल हो। यी कुराहरूबाट नै यो हुन आयो जबदेखि मुहरहरू खोलिएका थिए र यी सबै कुराहरूको सत्यता र तिनमा भएका कुराहरूको अवगत भएको छ। जस्तो कि खुदा हामी प्रति अति अनुग्रहित हुनुभयो र हामीलाई यी कुराहरूको बारेमा देखाउन अति निष्ठावान भई देखाउनुभयो। म तपाईँहरूलाई यो कुराको ध्यान दिलाउन चाहन्छु कि मत्ती 24 येशूले यो सिद्धान्तलाई प्रयोग गर्नुभयो। ख्रिष्टहरू, ख्रिष्टहरू, CHRISTS, ख्रिस्ट होइन ख्रिस्टहरू, बहुवचन एक वचन होइन ख्रिस्टहरू। त्यस कारण ख्रिस्ट शब्दको अर्थ हो एक अभिषेक, र यदि यो अभिषेक त्यहाँ एउटा मात्रै होइन तर धेरै अभिषेकहरू अभिषेकहरू हुनेछन्, अभिषेकहरू हुनेछन्। देख्नुभयो? नत्र भने उहाँ यसलाई टुक्रा पारेर हामीलाई अझ ठिक तरिकाबाट सम्झाउन चाहनुहुन्छ। उहाँले यसो भन्न सक्नुहुने थियो, अन्तिम दिनहरूमा झुटा अभिषेक आउनेछन्। अब यो त एकदम लगभग असम्भव जस्तो हुनेछ। बुझ्नुभयो अभिषेक सिद्धान्तलाई? तर ध्यान दिनुहोस्, अगाडि आउने शब्दलाई र झुटे अगमवक्ताहरू, अगमवक्ताहरू बहुवचन। अब यो अभिषेकसँग एक सन्देश हुन्छ, र यसै एक अभिषेकद्वारा सन्देश आउनेछ जो एक अगमवक्ता हुनु पर्नेछ, एक अभिषेक। त्यहाँ त्यस समयमा झुटे अभिषेक सिखाउनेहरू शिक्षक उठ्नेछन्। एक अगमवक्ताले हामीलाई सिखाउनेछ कि उसको सन्देश के हो भनेर। अभिषेक शिक्षकहरू तर मानिसहरू झुटा शिक्षाहरूमा, अभिषेक भएका ख्रिस्टहरू बहुवचन, अगमवक्ताहरू बहुवचनमा। यदि यहाँ एक साँचो ख्रिस्ट भए ता अभिषेक गरिएका मानिसहरू पनि हुनेछन्, र तिनीहरू अगमबाडीका शिक्षाहरू सिक्नेछन् जो अरू भन्दा फरक शिक्षा हुनेछ, किनकि तिनीहरू अभिषेक गरिएका अभिषेक हुन्। यो सन्डे स्कुलको पाठमा हामी वास्तवमा यो देखाउने कोशिशमा छौं कि हाम्रो यही चाहना छ, वचनद्वारा न कि कसैले भनेको कुरामा होइन, तर वचनको अध्ययनद्वारा वास्तविक कुरा देखाउन चाहन्छु। तपाईँ यो भन्न सक्नुहुन्छ, यो कसरी हुन सक्छ के अभिषेक गरिएका हुनेछन्? तिमीहरू को हुन् त? ख्रिस्टहरू, अभिषेक ख्रिस्टहरू, CHRISTS ख्रिस्टहरू, र झुटे अगमवक्ताहरू, अभिषेक गरिएका तर झुटे अगमवक्ताहरू। येशूले यसो भन्नुभयो, वर्षा त धर्मीमा र अधर्मीमा दुवैमा हुनेछ। अब कोही मलाई यो भन्न सक्छ, के तपाईँ यसमा विश्वास गर्नुहुन्छ कि जो अभिषेक ती मानिसहरूमाथि आउँछ के त्यो पवित्र आत्माको अभिषेक हो? हो हजुर, वास्तवमा खुदाको पवित्र आत्मा नै तिनीहरूमा आउनेछ, र पनि तिनीहरू झुटा नै हुन्। अब ध्यान दिएर हेर्नुहोस् र उहाँले के भन्नुभएको छ यसलाई सोच्नुहोस्। र तिनीहरू अधिक मात्रामा चिन्हहरू र चमत्कारहरू देखाउँछन्, यसै कारणले हुन सक्यो भने त चुनिएकाहरूलाई पनि भ्रममा पार्नेछन्, र तिनीहरू वास्तविक रूपमा पवित्र आत्माले नै अभिषेक हुन्छन्। मलाई थाहा छ कि यो सुन्नमा अति विचित्र लाग्न सक्छ, तर पनि हामी यसको बुझ्नलाई समय लिनेछौ र प्रभुको वचनद्वारा यसलाई व्याख्या गर्नेछौ, र यो वचन पक्का हो र यहोवा यसो भन्नुहुन्छ, यो नै साँचो हो। आउनुहोस् अब हामी आफ्नो बाइबललाई खोलौ र मत्ती 5:45 पढौ, अनि जब यसलाई हामी पढिसक्नेछौ, किन हामी तपाईँलाई दिनेछौ, यसकारण तपाईँ यदि यसलाई पढ्न भ्याउनु भए न भने तब तपाईँ आफ्नो बाइबल लिनुहोस्, र यो सभा सकिएपछि तपाईँ घरमा गएर यस भागलाई पढ्नुहोस् र बाइबललाई हेर्नुहोस्, र तपाईँ यसलाई हेर्नुहोस् कि बाइबलले यस विषयमा के भन्छ। यसैले अब हामी आफ्नो समयलाई लिएर हेरौं कि यसको आधारभूत तथ्यलाई, किनभने मेरो यो भनाई अलिकति अनौठो लाग्न सक्छ। कसरी पवित्र आत्मा एक झुटे शिक्षकको अभिषेक गर्न सक्छ? तर येशूले यही वचन भन्नुभयो, यसै हुनेछ। आउनुहोस् हामी मत्ती 5:45 पढ्न सुरु गरौं। आउनुहोस् यसलाई 44 पढ्न आरम्भ गरौं। त तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर, आफ्ना शत्रुहरूलाई प्रेम गर। जसले तिमीलाई श्राप दिन्छ त्यसलाई आशिष देऊ, जसले तिमीलाई घृणा गर्छ त्यसलाई असल गर, तिमीलाई जसले सताउँछ उसको लागि प्रार्थना गर, खेदो गर्नेहरूको लागि पनि तिमी प्रार्थना गर, जसको कारण तिमीहरू आफ्नो स्वर्गीय पिताको सन्तान हुन सक्नेछौ, किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति सूर्य उदय दिनुहुन्छ र धर्मी र अधर्मी दुवैमाथि वर्षा दिनुहुन्छ। वर्षा दुष्टमा पनि र सज्जनमा पनि ठिक एकै प्रकारको हुनेछ। यसलाई पनि हामी हेर्नेछौ। यसैसँग सम्बन्धित एउटा अर्को अगमबाणी जो कि हिब्रू 6 अध्याय पाइन्छ। अर्को पदमा जहाँ पाउलले ठिक यही कुराको स्मरण दिनको लागि जो येशूले भन्नुभयो, यहाँ पाउलले भन्नुभएको छ, जबकि तपाईँ यसलाई खोज्दै हुनुहुन्छ र यो प्रसारणलाई सुन्दै हुनुहुन्छ, तपाईँ आफ्नो कापी र पेनद्वारा लेख्न सक्नुहुनेछ। बाइबललाई पल्टाउनुहोस् र ध्यान दिएर यसलाई अध्ययन गर्नुहोस्। हिब्रूको 6 अध्यायमा पाउलले छाया र नमुनाको प्रकारलाई देखाउँदै हिब्रूहरूलाई लेखिरहेका छन्। उनीहरूलाई यहुदी मतबाट फर्काएर मसीहतमा यानि क्रिस्टियनिटीमा ल्याउँदैछन्। यो देखाउँदै कि पुराना कुराहरू कसरी भविष्यमा आउने कुराको पूर्व झलक थियो। पाउल यही कुरालाई यस हिब्रू 6 अध्यायमा भनिएका छन्। यसकारण आउनुहोस्, ख्रिस्ट एक वचन को शिक्षाको आरम्भिक कुराहरूको छोड्दै आउनुहोस्, हामी शुद्धताको लागि अगाडि बढौं र मरेका कामहरूबाट मनलाई फेरौं र खुदामाथि विश्वास गरौं र पश्चाताप रूपी जगलाई फेरि नराखौं र बप्तिस्माहरूको शिक्षा र हात राख्नेको शिक्षा र मरेकाबाट पुनरुत्थानको र अनन्त न्यायको जग फेरि नबसालौं। प्रभु चाहनुभयो भने हामी यही गर्नेछौ। प्रभुले अनुमति दिनुभएमा म यसलाई गर्नेछु। फेरि गर्नेछु। किनकि जसले एक पटक ज्योति पाएर स्वर्गीय वरदान चाखेका र पवित्र आत्माको सहभागी भएका, एक मिनटको लागि म तपाईँहरूको ध्यानलाई केन्द्रित गर्न चाहन्छु कि तपाईँले ध्यान दिनुभयो, यो वरदान वरदानहरू होइन, वरदान स्वर्गीय वरदानहरूका सहभागी भएकाहरू, तर स्वर्गीय वरदान एक वचनमा, वरदान ख्रिस्ट एक वचन, वरदान एक वचन, स्वर्गीय वरदान र पवित्र आत्मामा सहभागी भएकाहरू र प्रभुको वचनका स्वाद चाखिसकेकाहरू। तिनीहरूले के चाखेका छन्? खुदाको वचनलाई र यस समयको वचनलाई जो खुदाको शक्तिद्वारा आएको छ। यदि यिनीहरू वचनबाट पछि हटे भने त तिनीहरूलाई फेरि पश्चातापको निम्ति नयाँ तुल्याउनलाई असम्भव छ, किनभने तिनीहरूले खुदाको पुत्रलाई आफैको निम्ति फेरि क्रुसमा टाङ्छन् र उहाँलाई खुल्लम खुल्ला शरममा पार्दछन्। सुन्नुहोस्, किनकि जो भूमिमा वर्षाको पानी लगातार परिरहन्छ यसलाई त्यसले पिउँछ, यसैले कि यो ज्योतियोस् र त्यसमा छरियोस् र जरुरत अनुसार सागपात उब्जाओस्, यसले खुदाबाट आशिष पाउनेछ। तर यदि यसले झाडी यानि काँटा र सिउँडीहरूलाई उमार्यो भने त त्यो बेकामको भई खुदाको श्राप त्यसमा पर्दछ र त्यसको डढेलोद्वारा नाश हुनेछ। अब यसको तुलना मत्ती 5:24 फेरि गरौं। ध्यान राख्नुहोस्, येशूले भन्नुभयो, वर्षाको पानी र सूर्यको गर्मी पृथ्वीमा पर्छ, खुदा यसलाई पृथ्वीमा भएका मानिसहरूको लागि भोजन तयार गर्नलाई पठाउनुहुन्छ र खाना र बोट बिरुवाको लागि पानी पठाइन्छ। तर खेतमा उठकटारे काँडा र जंगली बोटले पनि त्यही प्राप्त गर्छन्। जुन पानीको प्राप्त गरी गहुँको बोट बढ्छ, ठिक त्यही पानीको जंगली बोटले पनि प्राप्त गर्छ र बढ्छ। यस प्रकारको शिक्षा मैले उस समयमा प्राप्त गरे जब म पहिलो पटक पेन्टिकोस्टल मानिसहरू मिलेकै थिए। यो मेरो लागि अति ठुलो शिक्षा थियो। मैले 2 मान्छेलाई देखे, एक यो भन्दा पहिला कहिले अन्य भाषा बोलेको सुनेको थिइन, एक अन्य भाषा बोलिरहेको थियो, अर्कोले यसको अनुवाद गरिरहेको थियो, यसको विपरीत थियो तर पनि सत्य थियो। र सत्य कुरा गर्दै यसो भने, यहाँ धेरै मानिसहरू छन्, तिनीहरूले आज रातको पश्चाताप गर्नुपर्छ, यहाँ स्त्री पनि र पुरुष पनि दुवैले पश्चाताप गर्नुपर्छ। र मानिसहरू उठे अनि वेदीमा आउन लागे। तब मैले सोचे, यो कति अद्भुत हो। तत्पश्चात म पवित्र आत्माले दिनुभएको पराखनेको वरदानको साथ उनीहरूसँग कुरा गरे कि ठिक कुरा पत्ता लगाऊ। र तिनीहरू मध्ये एक वास्तविक क्रिस्टियन थियो र ऊ चाहिँ वास्तविक ख्रिस्टको सेवक थियो, तर अर्को चाहिँ पाखण्डी ढोङ्गी थियो। र तिनीहरू मध्ये एक जो पाखण्डी थियो कालो कपाल वाली आइमाईसँग रहन्थ्यो, सुनहरो कपाल वालीको आसपास घुमिरहन्थ्यो र उसका बच्चाहरू पनि थिए। ठिक हो, दर्शन जो थियो सही थियो, यसलाई नकार्न सकिन्न। मैले उसको बारेमा कुरा गरे, उसले मेरो तर्फ हेर्यो र सभाघरबाट कुलेलम ठोक्यो। यसले त मलाई धेरै गडबडमा पार्यो र सोच्न लागे कि म स्वर्गको ठाउँमा आए, तब म अचम्भित भए। यदि के म दुष्टको बीचमा त छैन, यो कसरी हुन सक्छ? मैले यो जान्न सकिन र सालो साल मैले यो कुरालाई विचार गरेको थिइन, जबसम्म कि एक दिन जहाँ जर्ज स्मिथ जो केटा र मेरी छोरी हामी पुरानो मिल भन्ने ठाउँमा हिजो गएका थियौं, जहाँ म प्रार्थना गर्न जान्थे। केही दिन त्यहाँ रहेपछि पवित्र आत्माद्वारा यो वचन फेरि म कहाँ आयो, वर्षाको पानीले भूमि सागपात उब्जाउँछ, तर झाडी र उठ कटारे त्यही वर्षाको पानीले जीवित रहन्छन्, जसको अन्त जलाइने छ। खुदाले नै त्यही जीवन जिउनको लागि दिनुभएको छ। तब मलाई थाहा भयो कि द्वारा येशूले भन्नुभयो, तिनका फलहरूले तिनीहरू चिनिने छन्। अब यसै कारण पृथ्वीका स्वाभाविक बोट बिरुवामाथि वर्षाको पानी पर्नु भनेको आत्मिक वर्षाको रूप हो, जो कि मण्डलीमा परेर अनन्त जीवन दिन्छ। यसैले हामी यसलाई अघिल्लो वर्षा र पछिल्लो वर्षा भन्छौ, र यो वर्षा प्रभुको मण्डलीमा प्रभुको आत्माद्वारा खन्याइन्छ। ध्यान दिनुहोस्, यो एकदम अचम्मको कुरा हो। देख्नुभयो, जब बिउ भूमिमा छरिन्छ, जसरी भए पनि ती त्यहाँ हुन्छन्, त्यहाँ कटिले झाडी पनि हुन्छन्, यी त आरम्भबाट नै आफ्नै जाति अनुसार हुन्छन्। तर त्यहाँ गहुँ पनि भूमिमा छरिन्छ, कटिले झाडी गहुँ नै भएर निस्कन्छ, झाडी नै भएर निस्कन्छ, र हरेक बोट बिरुवा आफ्नै गुणलाई प्रकट गरी उत्पादन गर्छन्। यसै गरी आफ्नो आरम्भको वास्तविक स्थितिलाई फेरि देखाउँछन्। यदि हुन सके त तिनीहरूले चुनिएकाहरूलाई पनि भ्रममा पार्नेछन्, कारण यो हो कि तिनीहरूसँग पनि त्यही आशिष छ, त्यही वर्षा छ, त्यस्तै चिन्हहरू देखाउँछन्, त्यस्तै अद्भुत काम गर्छन्। देख्नु हो, तिनीहरूले भ्रममा पार्नेछन्, अथवा यदि हुन सके त चुनिएकाहरूलाई पनि भ्रममा पार्नेछन्। अब एउटा काँडाको बोट नै हुनेछ, गहुँको बोट नै हुनेछ, परिवर्तन हुन सक्दैन। यो त सृष्टिकर्ताले हरेकको आरम्भमा नै निर्धारित गरिदिनु भएको थियो। यी हुन् चुनिएका, त्यही वर्ष सूर्य बिहान उदाउँछ र सम्पूर्ण पृथ्वीमाथि उसको किरण फैलिन्छ, जस्तो यो पहिलेदेखि थियो यो पृथ्वीमा, र यिनै दिनमा हामी बाँचेका छौ। र यो सूर्य ठिक यही सूर्य पूर्वबाट उदाउँछ र यही सूर्य पश्चिममा गएर अस्ताउँछ, र यही सूर्य पृथ्वीका बालीको पकाउनको लागि पठाइन्छ, जसले हाम्रो शरीरको तन्दुरुस्ती बनाउँछ। कुनै चिज मर्छ तब हामी बाँच्छौ, जस्तो गहुँ मर्छ हामीलाई भोजन मिल्छ, र यसैले प्रत्येक दिन कुनै न कुनै चिज तपाईँलाई बचाउनको निम्ति मरेको हुन्छ, सामान्यतया यही हो। तब के यो सत्य होइन, यदि तपाईँको शरीरको जीवन दिनको लागि केही चिजले जीवन दिएको छ, अर्थात ऊ मर्छ, तपाईँ बाँच्नुहुन्छ सामान्यतया जिउनको लागि, तब आत्मिक रूपमा पनि तपाईँले जीवन पाउनको लागि केही मरेको हुन्छ, तपाईँको आत्मिक जीवन बचाउनको लागि। र खुदा पदार्थ बन्नुभयो, शरीर र हामीलाई बचाउनको निम्ति उहाँ मर्नुभयो। खुदा बाहेक यस जगतमा अरू कोही तपाईँलाई बचाउन सक्दैन, संस्थाले तपाईँलाई बचाउन सक्दैन, चर्चले तपाईँलाई बचाउन सक्दैन, केवल खुदाले तपाईँलाई बचाउनुहुन्छ। यसैले यही मात्र एक तरिका हो जसमा हामी जीवित रहन्छौ, त्यो हो खुदा। अब तपाईँ बाइबललाई खोली हेर्नुहोस्, येशू नै वचन हुनुहुन्छ, आदिमा वचन थियो र त्यही वचन शरीर हुन आयो र त्यही शरीर हामीहरूको बीचमा रहन लाग्यो। आदिमा वचन थियो र वचन खुदासँग थियो र वचन देह हुन आयो र जो हाम्रो बीचमा रहेर जीवन यापन गर्यो, र मानिस रोटीले मात्र जीवित रहँदैन, यो शरीरको लागि हो, तर हरेक वचन जो खुदाको मुखबाट निस्कन्छ त्यसैले जीवित रहनेछ। तब तपाईँ अब हेर्नुहोस्, हामीहरू वचनद्वारा जीवित रहन्छौ र यो प्रभु हो। अब सूर्य उदाउँछ र दानालाई पकाउँछ, सबै दाना एकैचोटिमा पाक्दैन, यसै प्रकारले यो बढ्दै जान्छ र पाक्दै जान्छ, यो लगातार पाक्दै जान्छ जबसम्म सम्पूर्ण अनाजको बाली यसै गरी पाक्दै जान्छ। यस्तै रीतिले आज यो मण्डली पनि यही हुन्छ। यसको सुरुवात पहिलेदेखि नै थियो, बितेका मण्डलीका अन्धकारमय युगमा यो भूमिको मुनि तल थियो, अब यो बढेको छ र परिपक्वतामा पुगेको छ र यसलाई हामी देख्न सक्छौ सिद्ध रूपमा कसरी खुदा हमेशा स्वाभाविक वस्तुहरूद्वारा यी कुराहरूको प्रकट गर्नुहुन्छ। तपाईँ प्रकृतिमा हेराफेरी गर्न सक्नुहुन्न, हामीसँग उड्ने बमहरू छन् र समुद्रमा पनि छन्, आणविक शक्तिको द्वारा यसलाई विस्फोट गर्छन्, तिनीहरू हर समय यसलाई तोड्छन् र वातावरणलाई दूषित पार्छन् र पनि यही गर्छन्। तपाईँ रुखलाई काट्नुहुन्छ, आँधी आएर तपाईँलाई लैजान्छ, नदीमा बाँध लगाउनुहोस् त्यो उर्लनेछ। खुदाको कार्य गर्ने तरिकालाई तपाईँ पत्ता लगाउनुहोस् र त्यसैमा तपाईँ रहनुहोस्। हाम्रा मण्डलीहरूमा र संस्थाहरूमा संस्थायी मानिसहरू छन्, हेर्नुहोस् हामीले के पायौं, त्यही खुदाले बनाउनु भएको उपलब्ध गर्नुभएको बाटोमा नै हामी चलौं रहौं। तर तपाईँले देख्नुभयो उहाँले वर्षा पठाउनु भयो, हाम्रो विषयमा फर्कौं, धर्मीमा पनि र अधर्मी पनि उहाँले वर्षा पठाउनु भयो। यीशुले यसो भन्नुभयो यहाँ अब मत्ती 24 अन्तको समयमा एक चिन्ह हुनेछ। अब यो चिन्ह केवल अन्त समयमा नै थाहा पाइनेछ, तब यो ती मोहरहरू अनि छापहरू खोलिए त्यति मात्र पछि मात्र थाहा पाउनुहुनेछ। देख्नुभयो यो अन्तको चिन्ह हो, यी हुन्छन्, यी घटनाहरू घट्छन्, सबै चिजहरू घट्छन्, यो सबै अन्तको समयमा हुनेछन् र यही चिन्ह हुनेछन्। अब यसैले चुनिएकाहरू धोकामा आउने छैनन्। यी कुराहरूले के तपाईँले यसलाई देख्नुभयो? त्यसपछि यो प्रकटीकरणमा आउनेछ अनि रहस्य खुल्नेछ, तब मात्र रहस्य खुल्नेछ र प्रकटमा आउनेछ। स्मरण राख्नुहोस्, गहुँ र कडुवा दाना दुवै ठिक त्यही स्वर्गबाट कै अभिषेकमा बाँचेका छन्, यसैमा यी दुवै रमाएका पनि छन्। म यो स्मरण गर्छु ती दिनहरूमा जो ग्रिन्स मिलमा घटना घटेको थियो र मलाई दर्शन आयो, मैले देखे र त्यहाँ एक विशाल पृथ्वी थियो र त्यो सबै धोकाले भरिएको थियो अनि एक बिउ छर्ने वाला निक्ल्यो, पहिले नै छर्दै गयो। म तपाईँहरूमा यो पहिला नै राख्न चाहन्छु, हेर्नुहोस् त्यसपछि के भयो जब पहिलाले छरेर गयो, पछि अब के भयो र यो छर्ने चाहिँ सेतो वस्त्रमा थियो र पुरै पृथ्वीभरि छर्दै गयो, बिउ छर्दै गयो। त्यसपछि उसको पछाडि एउटा अर्को मनुष्य आयो, कालो वस्त्र लगाएको, हेर्नमा एकदम धोकेबाज जस्तो। पहिलो मनुष्यको पछि पछि कडुवा दानाको बिउ छर्दै गयो। अनि जब यो काम भयो तब मैले देखे कि दुवै बिरुवा उम्रेर आए, अनि जब ती उम्रेर आए ती मध्ये एक गहुँको बिरुवा र अर्को चाहिँ कडुवा दानाको बिरुवा अर्थात जंगली दानाको बिरुवा थिए, र त्यसपछि पानी परेन, सुक्खा पर्यो। तब यस्तो अवस्थामा कि तू दुवै जनाले यी दुवै बोटहरू आफ्नो शिरलाई झुकाएर वर्षाको लागि प्रार्थना गरिरहेका थिए, तब पृथ्वीमाथि एउटा ठुलो बादल आयो र यसैले वर्षा गरायो र गहुँ उठ्न लागे र भन्न लागे प्रभुको प्रशंसा होस्, प्रभुको प्रशंसा होस्, महिमा होस्, र जंगली दाना पनि उठेर चिल्लाउन लागे, भन्न लागे प्रभुको प्रशंसा होस्, प्रभुको प्रशंसा होस्। एकै किसिमको नतिजा फलहरू, ती दुवै नै नाशमा जाँदैछन्, ती दुवै दुखी भइरहेका थिए, मुर्झाएका थिए, ओइलाएका थिए। यतिमै गहुँको एकदम तिर्खा लाग्छ, किनकि यो पनि त्यही भूमिमा नै छ, ठिक त्यही बगैँचा, ठिक त्यही स्थान, ठिक त्यही धरहरा, ठिक त्यही मुनि। अब एकै ठाउँमा गहुँ पनि र जंगली दाना पनि आउँछ। त्यही खास पवित्र आत्माले मण्डल अभिषेक गर्छ, अभिषेकको वर्षा ती दुवैलाई, गहुँलाई पनि र जंगली दानालाई पनि दिइन्छ। त्यही खास पवित्र आत्माले मण्डललाई पनि अभिषेक गर्छ र प्राणहरूको बचाउनको लागि इच्छा उत्पन्न गराउँछ, आश्चर्य कार्य गर्नको लागि शक्ति दिन्छ। यो धर्मी र अधर्मी दुवैमा आउँछ, त्यही खास साँचो आत्मा। अब तपाईँ मत्ती 24:24 को अर्को दोस्रो विचारले सोच्न सक्नुहुन्न। उहाँले भन्नुभयो त्यहाँ झुटे ख्रिष्टहरू र झुटे अभिषिक्तहरू उठ्नेछन्, आउनेछन्। वास्तविकतामा अभिषेक गरिएका तर यिनमा झुटे अगमवक्ताहरू हुनेछन्, तिनीहरू झुटे शिक्षकहरू हुनेछन्। सच्चाईलाई छोडेर किन मानिसहरू झुटा शिक्षाहरूतिर मन लगाउँछन्? अब हामी केही समयमा नै पशुको छाप र संघ संस्थाको बारेमा केही कुरा प्राप्त गर्नेछौ। झुटा शिक्षकहरू, झुटा अभिषेक, अभिषेक ख्रिष्टहरू तर झुटे शिक्षकहरू। यसलाई बुझ्नको लागि केवल एउटा मात्र बाटो छ, तरिका छ, जसलाई तपाईँ बुझ्न सक्नुहुन्छ। यहाँ केही समय पहिला कुरा हो, मैले यसलाई पुष्टि गरेर भनेको थिएँ, किनकि हामीसँग देशका अरू भागका श्रोताहरू पनि यो सन्देशलाई सुन्नलाई कुनै पनि तरिकाबाट हामीसँग जोडिएका थिए हुकअपमा। एक दिनको कुरा हो, म आफ्नो मित्रसँग कुरा गरिरहेको थिएँ। आज बिहान ऊ एरिजोनाबाट आउँदैछ र उसँग अमिलो जातिको फलको बारी थियो र उसको बारीमा सुन्तलाको वृक्ष पनि थियो र अङ्गुरको फलहरू पनि त्यहाँ थिए र कागती, मौसमी, जामिर यी सबै थिए र मैले यी सबै सम्झन सकिनँ। अरू पनि जातिका फलहरू त्यस वृक्षमा फलहरू लागेका थिए, धेरै फलहरू एक बोटमा लागेका थिए र मैले उस व्यक्तिसँग सोधे यो कसरी हुन सक्छ, यो कुन प्रकारको रुख हो? उसले भन्यो रुख त यो सुन्तलाकै नै हो। मैले भने यो सानो चाहिँ सुन्तला कसरी भयो त, यसमा कागती कसरी हुन आयो? उसले भन्यो तिनीहरू एक आपसमा कलमै लगाइएका हुन्। मैले भने ए मैले बुझे अब ठिक छ। अब मैले भने अब आगामी सालमा जब रुखमा अर्को पटक फल लाग्नेछन् जो कि एकैचोटि एकै समय पाक्नेछन्, मैले भने तब त यी सबै फलहरू सुन्तला नै हुनेछन्। यदि यो नेभिलको सुन्तलाको रुख हो भने यसले नेभिलकै सुन्तलालाई लिएर आउँछ कि होइन त श्रीमानज्यू? उसले भन्यो होइन श्रीमान, हरेक जो कलमी लगाइएको हाँगा छ उसले आफ्नै किसिमको फल ल्याउँछ। मैले भने यसको मतलब यो सुन्तलाको वृक्षमा कलमी लगाइएको कागतीले कागती नै फल ल्याउँछ? उसले भन्यो हो श्रीमान, फेरि त यो सानो खालको सुन्तलाले पनि सुन्तलाको वृक्ष भएर ठिक आफ्नै किसिमको सानो खालको सुन्तला ल्याउनेछ। उसले भन्यो हो श्रीमान, ठिक हो, यो त हाँगाको स्वभाव हो जो कलमी गरेर यसमा लगाइयो। मैले भने प्रभुको प्रशंसा होस्। उसले भन्यो तपाईँको भन्नुको तात्पर्य के हो? उसले भन्यो एउटा अर्को प्रश्न छ, अब त्यो सुन्तलाको वृक्षले भविष्यमा कहिले फेरि के त्यसले सुन्तला फलाउन सक्छ? उसले भन्यो जब यसमा अरू हाँगा निस्कनेछन् तब सुन्तला फल्नेछ, जब यसमा अर्को नयाँ आफ्ना हाँगा निस्कनेछन् तब त्यही कलमी लगाएको बाट होइन। तर तिनीहरू सबै अमिलो जातिका फलहरू हुन् र अमिलो जातिकै फलहरू मात्र अमिलो जातिकै रुखमा फलवन्त हुन्छन्। मैले भने यो थियो असल कुरा। मेथोडिस्टले हर समय मेथोडिस्टहरू ल्याउँछ, बनाउँछ। ब्याप्टिस्टले पनि हर समय ब्याप्टिस्टलाई ल्याउँछ, बनाउँछ। क्याथोलिकले पनि हर समय क्याथोलिकलाई ल्याउँछ, बनाउँछ। तर जीवित खुदाको मण्डलीले जरादेखि नै ख्रिस्टलाई उत्पन्न गराउँछ, वचन हर समय वचनलाई उत्पन्न गराउँछ। यदि यसबाट जतिसुकै पनि हाँगाहरू निस्के पनि आखिर ख्रिस्ट नै उत्पन्न हुनेछ। यो तपाईँले देख्नुभयो, त्यस कलमीको देख्नुभयो, हरेक जो अमिलो जातको फल जसलाई सिट्रस पनि भनिन्छ, जस्तो कागती, मौसमी, जामिर, सुन्तला, कमला जो पनि छन्, यी सबै त्यस रुखमा जो वहाँ थियो जीवन निर्वाह गर्न सक्छन्। तर त्यही रुखबाट सुन्तला जीवित रहेर पनि त्यसै रुखको एउटा गवाही दिइरहेको छ। बुझ्नुभयो तपाईँले? तिनीहरू त्यही खास रुखबाट नै आफ्नो जीवनको रसलाई लिन जीवित छन्। अब यही हो मत्ती 24:24, त्यही जीवनद्वारा बाँचिरहेका छन्। तर तिनीहरू आरम्भदेखि नै साँचो थिएनन्, तिनीहरू त्यस रुखको झुटा साक्षी दिइरहेका छन्। यो एक सुन्तलाको रुख त हो तर यो एउटा अमिलो वर्ग सिट्रसको अन्तर्गत, र उनीहरू यसो भन्छन् हाम्रो यो मण्डली, यो संस्थाले पनि ख्रिस्टको नै साक्षी दिन्छ र काम चाहिँ झुटा बप्तिस्मा, झुटा गवाईहरू वचनमा दिँदै यो भन्छन् कि यो त प्रभुले चेलाहरूलाई भन्नुभएको आज्ञा हुन् भनी भन्छन्। येशूले आफैले स्वयं यसो भन्नुभयो, जाओ सारै जगतमा प्रचार गर, सुसमाचारको प्रचार हरेक हाँगा शाखा जो कहिल्यै त्यस रुखमा छन् र त्यो त्यही रुखबाट निस्कनेछन्। हरेक हाँगा जो त्यस रुखमा निस्कनेछन्, यी चिन्हहरू तिनै हाँगाहरूमा हुनेछन् जो त्यही रुखबाट निस्केका छन्। यो सबै कहाँ हुन्छ? जबसम्म यस रुखमा रहन्छन्, जबसम्म यही रुखबाट निस्कँदै रहन्छन्। यद्यपि जगतको अन्तसम्म मेरो नाममा तिनीहरूले दुष्टहरूको निकाल्नेछन्, नयाँ भाषाहरू बोल्नेछन्, सर्पहरूलाई उठाउनेछन्, नाशक पदार्थ पनि यदि पिए भने पनि हानि हुने छैन, बिमारीमाथि हात राख्नेछन्, तिनीहरू ठिक हुनेछन्। तपाईँको समय यहाँ, तपाईँ जिउँदै हुनुहुन्छ, ध्यान दिनुहोस्। हेर्नुहोस् यसुले के भन्नुभएको थियो, स्मरण गर्नुहोस्। यो अन्त समयमा हुने कुरा हो, यो हिजो वेस्लीको युगमा र तीभन्दा पछाडिका समयको कुरा होइन, यो त अहिलेको समय यही युग हो, यसले स्थान लिइसकेको छ। आउनुहोस् पवित्र शास्त्रलाई हेरौं, यही यसको प्रमाण दिन्छ। यसुले भन्नुभयो, जो तिमीले सोचेका छौ वचनमा खोज, वचनमा विश्वास गर, यही तिम्रो लागि अनन्त जीवन हो, र यही हुन जसद्वारा मेरो गवाही दिन्छन्। अर्को शब्द भन्ने हो भने, यदि यस रुखमा भविष्यमा कहिले हाँगा निस्क्यो भने, म दाखलता हुँ, म रुख हुँ, तिमीहरू हाँगाहरू हौ। यसुले भन्नुभयो, जो कोही ममाथि विश्वास राख्छ, मैले जे काम गर्छु ठिक त्यसले पनि त्यही काम गर्छ। शान्ति हुन्ना 14:12। अब जो ममा बनिरहन्छ त्यो चाहिँ आरम्भबाट नै मेरो मूलमा थियो। यसै कारणले यसु दाउदको मूल पनि र हाँगा पनि दुवै हुनुहुन्थ्यो। उहाँ दाउद भन्दा पहिला हुनुहुन्थ्यो, दाउदमा र दाउद पछाडि, दुवै मूल र हाँगा दाउदको उहाँ हुनुहुन्थ्यो। बिहानको तारा, सारोनको गुलाब फूल, तराईको लिली, अल्फा र ओमेगा, पिता पुत्र र पवित्र आत्मा उहाँ नै हो। उहाँमा नै खुदाइतको सम्पूर्ण परिपूर्णतामा देहमा रहनुभयो। दाउदको मूल र जरा हाँगा दुवै, उहाँ चुनिएको जीवन, पहिलेबाट नै चुनिएको जीवन त्यो ममा छ, र उहाँ वचन हुनुहुन्छ सुरुदेखि नै। जब उहाँ आउनुहुन्छ, उहाँ नै मेरो फललाई प्रकट गर्नुहुनेछ। यूहन्ना 4:12। तर अरू मानिसहरू पनि उहाँद्वारा नै जीवित रहनेछन्, उनीहरू ख्रिस्टियन र विश्वासी कहलाइनेछन्। ती सबै सन्त होइनन् जो प्रभु प्रभु भन्छन्, यी सबै स्वर्ग राज्यमा प्रवेश गर्ने छैनन्। अब यी सबै कुरा अन्तको दिनहरूमा प्रकट हुनेछन्, जब खुदाको सबै रहस्यहरू खुलिसक्नेछन्, जबकि हामी यसलाई केही क्षणपछि राख्नेछौ। यी रुखहरू जो कि साँचो दाखलता र झुटो दाखलता, धेरै साल पहिलादेखि नै मैले यस बारेमा प्रचार गरेको तपाईँहरूले सुनिसक्नु भएको छ, कसरी ती दुवै एक समान बढ्छन्, अलग रूपमा तिनीहरू देखा पर्ने छैनन्। जसरी केन र हाबिल दुवै दाखलता वेदीमा आएका छन्, देख्नमा दुवै धार्मिक देखिन्छन्, दुवै अभिषिक्त छन्, एकै अभिप्राय लिएका छन् र त्यही एक खुदाको उपासना गरेका छन्, र पनि एकको बलिदान तिरस्कृत भयो र अर्को बलिदान स्वीकार भयो। जसको स्वीकार गरियो उसले आफ्नो भाइको भन्दा अलगै प्रकारको बलिदान चढायो, किनकि उसमाथि यो प्रकट भयो कि बलिदान कस्तो चढाउने हो भनेर। बाइबलले यसो भन्छ कि विश्वासले नै, हिब्रू 11:11, विश्वासले नै हाबिलले खुदाको लागि केन भन्दा उत्तम बलिदान चढायो र यसै कारणले उसको धर्मी बन्नेको गवाही पनि दिइयो। यसुले भन्नुभयो, आत्मिकी प्रकाशनमा उहाँ को हुनुहुन्थ्यो, उहाँ अर्थात मनुष्यको पुत्रलाई मानिसहरू के भन्छन्। उसले भन्यो, पत्रुसले भने, तपाईँ मसीह अर्थात ख्रिस्ट हुनुहुन्छ, जीवित खुदाको पुत्र। धन्य हौ तिमी सिमोन, सिमोन योनाको पुत्र, मासु र रगतले यो तिमीमा प्रकट गरेको होइन, मेरो पिता जो स्वर्गमा हुनुहुन्छ उहाँले नै तिमीमा प्रकट गर्नुभयो। यही प्रकटीकरणमा अर्थात चट्टानमा म मेरो मण्डली स्थापित गर्नेछु। के वचनको सत्य प्रकटीकरणमा यहाँ फेरि साँचो दाखलता छ। विश्वासद्वारा नै हाबिलले, तपाईँ यो भन्नुहुनेछ यो त कोही प्रकाशन होइन भनेर। विश्वास के हो? विश्वास त्यो चीज हो जसले तपाईँमा प्रकट गर्छ जो अहिले तपाईँमा छैन, तर तपाईँ विश्वास गर्नुहुन्छ कि यो हुनेछ। विश्वास खुदाको इच्छाको प्रकाशन हो, यसैले प्रकाशनद्वारा अनि आजको मण्डलीहरू आत्मिक प्रकाशनमा विश्वास पनि गर्नेछन्। तिनीहरू त परम्परा र सैद्धान्तिक शिक्षाहरूमा विश्वास गर्छन्। प्रकाशनको द्वारा नै हाबिलले केनको भन्दा उत्तम बलिदान चढायो, जसको कारण खुदाले उसलाई धर्मी ठहराउनु भयो। आमिन। म आशा गर्दछु कि तपाईँले यसलाई बुझ्नुभयो। हेर्नुहोस्, हामी कहाँ छौ? हाम्रो जीवनलाई हेरौं, यो समयलाई हेरौं। म एक महाशयसँग कुरा गरिरहेको थिएँ, धेरै समय पुरानो होइन, एक संस्थाद्वारा तालिम प्राप्त क्रिस्टियन महाशय। उसले भन्यो, श्रीमान ब्रनम, हामी सबै प्रकाशनहरूलाई स्वीकार गर्दैनौ। मैले भने, तब तपाईँ यसु ख्रिस्ट पनि अस्वीकार गर्नुहुन्छ, जो कि उहाँ खुदाको प्रकाशन हुनुहुन्छ, खुदा मनुष्यको शरीरमा प्रकट हुनुभयो। जबसम्म तपाईँ यसलाई बुझ्नुहुन्न, तपाईँ नाश हुनुहुन्छ। यीशुले भन्नुभयो, यदि तिमी विश्वास गर्दैनौ कि म त्यही हुँ, नत्र त तिमी आफ्नो पापमा मर्नेछौ। उहाँ खुदाको प्रकाशन हुनुहुन्छ, खुदाको आत्मा मनुष्यको देहमा प्रकट हुनुभयो। यदि तपाईँ यसमा विश्वास गर्नुहुन्न भने तपाईँ नाश हुनुहुन्छ। तपाईँले उहाँलाई खुदाको तेस्रो व्यक्ति, दोस्रो व्यक्ति अथवा अरू कुनै पनि व्यक्तिमा राख्नुभयो भने तपाईँ नाश हुनुहुन्छ। यदि तिमीले विश्वास गर्नौ कि म त्यही हुँ, यही पापमा तिमी मर्नेछौ। एक प्रकाशन, यसमा उदेक मान्नु पर्ने छैन कि उनीहरूले उहाँलाई चिनेनन्। कोही मनुष्यमा कहाँ आउन सक्दैन कि जबसम्म मेरो पिताले खिच्नुहुन्न र पिताले मलाई सबै दिनुभएको छ, जरादेखि सुरुदेखि नै म कहाँ आउने छन्। देख्नुभयो के तपाईँले? बुझ्नुभयो? हो, हामी उहाँलाई कति माया गर्छौ, कति आदर गर्छौ, उहाँको तारिफ होस्। यी अन्तिम दिनहरूमा आत्माका फललाई हेर्न र दुलन रूपी वृक्षमा उचित समयमा, यो सर्वोच्च समयमा फल पाकिरहेका छन्। साँचो दाखलता र झुठो दाखलता, यी दुवैमा एकै प्रकारको अभिषेक वर्षा पनि यी दुवैमा परेको छ। यसमा आश्चर्य मान्नु पर्ने छैन। उहाँले हामीलाई चेतावनी दिनुभएको छ कि यदि हुन सक्यो भने त यसले चुनिएकाहरूलाई पनि भ्रममा पार्न सक्छ। ध्यान राख्नुहोस्, तिनीहरू देख्नमा हेर्नमा एउटै देखिन्छन्, अभिषेक एउटै हुनेछ, तर तिनीहरूको फलद्वारा तपाईँले उनीहरूलाई कसरी चिन्नुभयो? यो सुन्तलाको वृक्ष हो भने तपाईँले कसरी चिन्नुभयो? किनकि यसमा सुन्तलाको फल छ न कि अङ्गुरका? त्यो वृक्ष ठिक हो, त्यो वृक्षमा जीवित छ, तर यसले अङ्गुरको फल फलाएको छ। यो पहिलो वृक्षको समान जस्तै होइन। र यदि मण्डली यो भनेर विश्वास गर्छन् यीशु ख्रीष्ट हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ, र उहाँको शक्तिलाई अस्वीकार गर्छन्, उहाँको कामलाई अस्वीकार गर्छन्, उहाँको वचनलाई अस्वीकार गर्छन्, यदि जो मण्डली यीशु ख्रीष्ट विश्वास गर्छन्, तिनीहरू यीशु ख्रीष्टको झैं काम पनि गर्नेछन्, उनमा यीशु ख्रीष्टको जस्तै जीवन हुनेछ। र यदि सबै छैन भने त जति सुकै मात्रामा जीवन आत्मा खनाइयोस्, यसले केही गर्न सक्दैन। यदि तिनीहरू अघिबाट नै जुनिएका होइनन् भने मूलमा उनीहरू हमेसा दागको नै फल फल्नेछन् अथवा कहिले काहीँ फरक। तर यदि अघिबाट नै चुनिएको जीवन हो भने मूलबाट नै यसले यही फल फलाउनेछ, येशु ख्रीष्ट हिजो आज र सधैँभरि एक समान। यदि वचन मूलबाट नै आएको छ भने, जो कि त्यो नै मूल हो, जरा हो, समयको सुरुदेखि नै सुनिएको, ध्यान दिनुहोस्, उनीहरूको फलद्वारा नै तपाईँहरूलाई भिन्नता थाहा लाग्नेछ। तिनीहरूले फलद्वारा, यसले भन्नुभयो, तिमीहरूले चिन्नेछौ। मनुष्य झडबेरीको रुखबाट अङ्गुर प्राप्त गर्न सक्दैन, तर पनि झडबेरी अङ्गुरको रुखमा लगे तापनि फल अलग हुन्छ। झडबेरीको अङ्गुरको रुखमा जोड्न सम्भव त हुन्छ, तर उसको फलले उसलाई प्रकट गरिदिनेछ। फल के हो? वचन, समय अनुसारको वचन फल हो, त्यो उनको शिक्षा हो। कस्तो प्रकारको शिक्षा हो यो? समय अनुसारको शिक्षा हो। यो कुन समय हो? मनुष्यद्वारा बनाएको शिक्षा, संस्थागत शिक्षा, तर खुदाको वचन समयको शिक्षा हो। अब समय तीव्र रूपमा चलिरहेको छ, हामी यस विषयमा धेरै समयसम्म विचार गर्न सक्छौ, तर म सुनिश्चित छु कि जो तपाईँहरू यहाँ हुनुहुन्छ र सम्पूर्ण देशमा सुनिरहनु भएको छ, तपाईँहरू यो जान्न सक्नुहुनेछ कि म के कुराको बारेमा भन्ने प्रयास गरिरहेको छु, किनकि हामीहरूसँग यहाँ बस्नको लागि धेरै लामो समय छैन। तर तपाईँ यो हेर्न सक्नुहुन्छ कि अभिषेक अधर्मी र झुटे शिक्षकहरूमा पनि आउनेछ, र उनीहरूबाट त्यही काम हुन्छ जसलाई खुदाले नगर्नु भन्नुभएको थियो, तर पनि उनीहरू त्यही काम गर्ने नै छन्। किन? तिनीहरू यो काम गर्न विवश छन्। कसरी एउटा झडबेरी झडबेरीको अलावा के दिन सक्छ र? चाहे उसमा शुद्ध पानी छर्की, चाहे त्यो झडबेरी नै किन नहोस्, छर्केर हुँदैन। यदि कारणले यीशुले भन्नुभयो, तिनीहरू सत्यको यति नजिक हुनेछन् कि सम्भव भएसम्म चुनिएकालाई पनि भ्रम पार्नेछन् जो मूलमा नै छैन। यदि सम्भव भएसम्म, तर यो सम्भव छँदै छैन। एउटा गहुँ केही गर्न सक्दैन, तर गहुँ नै ल्याउँछ, त्यसले गहुँलाई नै उत्पादन गर्छ, किनकि त्यो गहुँ हो। ध्यान दिनुहोस्, स्मरण राख्नुहोस्, खुदा संस्थाका संस्थापक हुनुहुन्न, संस्थाको संस्थापक त शैतान हो। मैले खुदाको वचनद्वारा हर प्रकारबाट र हर बार बार यसलाई प्रमाणित गरेको छु। यसै कारण आज बिहान यस विषयलाई म लम्ब्याउन चाहन्न। हामीहरू यो जान्दछौ कि खुदा मनुष्यहरूको एकट्ठा गरी संगठित गराउनुहुन्न, उहाँ संगठन बनाउन चाहनुहुन्न। अन्तिम चेलाको मृत्युको सैकडौं साल पछि एउटा संगठन स्थापित भयो, यो सदैव विफल नै रह्यो। यदि यस्तो नहुँदो त किन, यदि यस्तो नहुँदो त किनभने मेथोडिस्ट, ब्याप्टिस्ट, प्रेस्बिटेरियन, क्याथोलिक र अरू सबैमा आज एक आपसमा प्रेम किन छैन त? किन खुदाको काम हामीहरूद्वारा भएको छैन र किन सबै मण्डलीहरू खुदाको त्यही काम वचनमा विश्वास गर्दैनन्? यही कुराहरूले मनुष्यलाई अलग गराउँछ, भाइचारेको पृथ्वीबाट अलग गराउँछ। हामीहरू खुदाबाट टाढा भइरहेका छौँ, यस्ता मण्डलीहरूमा लगेर न त हामी खुदा समक्ष पुग्न सक्छौ, यस्ता कुराहरू बोलेर हामी खुदाबाट टाढा नै हुनेछौ। अब हामीलाई यो भनियो कि सबै प्रकारका पुराना कुराहरूको घटना हाम्रो लागि उदाहरण हो, शिक्षा, ताडना तथा चेतावनीको लागि भयो। त्यो सबै कुरा पुरानो नियममा भयो, यी सबै आज नयाँ नियमको समयमा हाम्रो लागि छाया थियो, हाम्रा यी दिनको लागि। जसरी तपाईँसँग आफ्नो हात जबसम्म देख्नुहुन्न तबसम्म भित्तामा छाया देख्न सक्नुहुन्न। हात छ त छाया छ, त्यो पनि उज्यालोद्वारा देखिन्छ। यदि तपाईँले आफ्नो हातको पाँच अङ्गुलीहरू यहाँ छायामा देख्नुभयो भने यो त एक छाया हो। जसरी तपाईँ हातलाई हल्लाउनुहोस्, चलाउनुहोस्, हल्लिएको हात चाहिँ असल वास्तवमा हो। जो देखिएको छाया जो भित्तामा छ त्यो पनि हल्लिन्छ, तर त्यो छाया हो, यो त्यही पाँच अङ्गुलीबाट आएको छाया हो। हामीलाई बाइबलले यसो भन्छ, पुरानो नियम भविष्यमा आउने नयाँ कुराहरूको छाया हो। यो वास्तविक कुरा होइन, तर यो छाया हो, जो कि आउने कुराको दर्शाउनको लागि एउटा छायाको रूपमा हो, असल होइन। आउनुहोस् हामी बितेको मण्डलीय युगलाई हेरौँ कि यी कुरा कसरी थिए कि थिएनन्, विचार गरौँ। के तपाईँहरू यसलाई बुझ्न चाहनुहुन्छ? के तपाईँ चाहनुहुन्छ? यसैले हामी जान्नेछौँ, यसलाई प्रमाणित गर्नेछौँ, अगाडि पछाडि र बार बार वचनद्वारा। कोही मानिसको विचारद्वारा होइन, मनुष्यको सिद्धान्तद्वारा होइन, तर वचनद्वारा। जो मानिस खुदाको वचन र अगमवक्ताहरूको वचनको अनुसार बोल्दैन भने, बोलेको कुरामा केही प्रकाशन छैन भने, यस्ताहरूलाई म चिन्दिन र कोही सरोकार पनि राख्दिन। देख्नुभयो, बाइबल यही भन्छ, हरेक मनुष्यको वचन झुठो र मेरो वचन साँचो ठहरिनेछ, यसमा मनुष्य कोही पनि किन नहोस्। अब आउनुहोस् हामी पछि फर्केर हेरौँ कि के कहिले कुनै समयमा यस्तो भएको थियो। हामीलाई यसको बारेमा यदि भएको छ भने उदाहरण दिनुहोस्, हामी पछि जान सक्छौ र त्यो प्रस्थानको पुस्तकमा मुसाको चित्रको बारेमा बताइएको छ, उसको चरित्रको बारेमा, जो कि ऊ चाहिँ एक खुदाद्वारा पठाइएको अभिषिक्त अगमवक्ता थियो, प्रभुको वचनमा भएर अनि त्यस पिढीको लागि खुदाको इच्छा अनुसारको। जस्तो खुदाको वचन सधैँभरि चलिरहन्छ अर्थात जीवित छ, उहाँले भन्नुभयो, उहाँ केही पनि गर्न सक्नु हुँदैन जबसम्म कि उहाँले आफ्नो अगमवक्तालाई प्रकट नगरेसम्म। पहिला खुदा आफ्नो अगमवक्तालाई प्रकट गर्नुहुनेछ, तब मात्र उहाँले कार्य गर्नुहुनेछ। देख्नुभयो, अब उहाँ झुट बोल्नुहुन्न, उहाँ झुट पनि बोलेर खुदा पनि हुने छैन। उहाँ यस्तो हुनुहुन्न श्रीमान, उहाँ सच्चाईमा रहनुहुन्छ, उहाँमा कोही झुट हुँदैन। उहाँ त अनि उहाँले यसलाई बदल्नु हुने छैन। यदि उहाँ बदलिनु भयो भने तब त उहाँ खुदा हुनुहुन्न, उहाँले गलत बनाउनु भयो। उहाँ त अनन्त रहनुहुन्छ र अनन्ततामा कहिले पनि गल्ती हुँदैन। देख्नुभयो, उहाँ गलत बनाउनुहुन्न। यसै कारण खुदाले जे बोल्नुहुन्छ त्यो अनन्त कालसम्म सही हुन्छ। देख्नुभयो, र उहाँले यसको प्रतिज्ञा गर्नुभयो। त्यसैले ध्यान दिनुहोस्, बाइबलमा तपाईँ कहीँ पनि पाउन सक्नुहुने छैन कि कहीँ खुदाले भिन्न केही भन्नुभयो, उहाँ हमेसा सही हुनुहुन्छ। अब खुदाले अब्राहमसँग प्रतिज्ञा गर्नुभएको थियो कि उसको वंश प्राय देशमा 400 वर्षसम्म परदेशी भएर रहनेछ, तब खुदा उनीहरूलाई आफ्नो सामर्थ्य र शक्तिशाली हातले स्वतन्त्र पारी निकाल्नुहुनेछ। जसको मध्यमा तिनीहरू रहेका थिए उनीहरूको बीचमा आफ्नो चिन्ह र चमत्कारी काम प्रकट गर्नुहुनेछ। प्रतिज्ञाको समय जब नजिक आयो, मानिसहरूले प्रतिज्ञालाई भुले। उनीहरूको बीचमा फरिसीहरू र सदुकीहरू थिए, अरू पनि त्यस्तै प्रकारका मानिसहरू थिए, संघ संस्थाहरू थिए। तर अचानक खुदा त्यहाँ प्रकट हुनुभयो र तिनीहरूको मध्यबाट खिच्नुभयो, अर्थात जो खुदादेखि टाढा थिए उनीहरूलाई खुदाले आफू प्रति खिच्नुभयो। खुदाले कहिले पनि आफ्नो अगमवक्तालाई कुनै पनि समयमा या दिनमा कुनै पनि मण्डलीय संघ संस्थाबाट बोलाउनु भएन, कहिले यसरी बोलाउनु भएन। संस्थाई मनुष्य संघ संस्था एकदम जोडिएको हुन्छ, यसले यसो गर्न सक्दैन। उसको त संस्थाई मण्डलीमा नै रहेर काम गर्न सही लाग्छ। मुसा खुदाद्वारा पठाइएको एक मनुष्य थियो, खुदाको वचनमा भएर उसले सही खुदाको आज्ञा अनुसार सबै इजरायलीहरूलाई प्रतिज्ञा गरिएको देशमा लिएर गई रहेको थियो। तब उसले अर्को अगमबक्तसँग भेट गरे अर्को अभिषेक त्यो वास्तवमा त्यही पवित्र आत्माले जो मुसामा थियो भरिएको थियो त्यो बिल्कुल ठीक हो। ऊ पनि एक अगमवक्ता थियो। पवित्र आत्मा यस मनुष्यमाथि आयो जसको नाम बिलाम थियो। हामीहरू सबैले बिलामको बारेमा जानिसकेका छौँ। ठिक छ, खास कुरा यो हो, लगभग 2800 वर्ष पहिला त्यो मनुष्यले भनेका कुरा अहिलेसम्म पनि पूरा भइरहेका छन्। हे इजरायल, त जंगली साँडे जस्तै छस्। जसले तलाई आशिष दिनेछ त्यसले आशिष पाउनेछ, जसले तलाई श्राप दिनेछ त्यो श्रापित हुनेछ। त सामर्थ्य र शक्तिशाली छस्, तेरो तम्बु मा धार्मिकता छ। हे याकुब, उसले आफूले आफैमा केही गर्न सकेन। बिलामले आफ्नो मनमा इसरायलीहरूलाई श्राप दिने निश्चय लिएर आएको थियो। हो, झुटा शिक्षकहरू हो, तपाईँहरूले धेरै वर्षदेखि नै यी क्यासेट टेपको सुन्नु भएको छ र बुझ्नुभयो होला कि खुदाले जो बोल्नुभयो ठिक उसै प्रकारले उहाँले सिद्ध पनि गर्नुभयो र तपाईँ आफ्नो अध्ययनको द्वारा यो जान्नुहुन्छ कि यो सत्य हो भनेर। तर पनि तपाईँ आफ्नो संस्थायी मण्डलीको भिन्नताको कारणले गर्दा यसलाई विरोध गर्नुहुन्छ र मानिसहरूलाई यसो भन्नुहुन्छ कि यो भनेको त यसो होइन भनी गलत शिक्षा दिनुहुन्छ। तपाईँलाई धिक्कार छ, तपाईँको समयको समाप्ति नजिकै छ। जुन आत्मा मुसा अभिषेक गरिएका थिए ठिक त्यही आत्मामा बिलाम पनि अभिषेक थियो। ठिक त्यही आत्मामा जो बिलाम अभिषिक्त थियो त्यसै गरी मुसा पनि अभिषिक्त थिए। फेरि मुसामा र बिलाममा फरक के थियो त? फरक यो थियो, मुसाको शिक्षा सिद्ध थियो। बाइबलले यहाँ दुसरा पत्रसमा भन्दछ, यसो भन्दछ, बिलामको शिक्षालाई जब इजरायलीहरूले स्वीकार गरे तब खुदाले उनीहरूलाई कहिले माफ गर्नु भएन। क्षमा हुन नसक्ने खालको पाप, तिनीहरू मध्ये कोही पनि बचेनन् जस जसले बिलामको शिक्षा स्वीकारेका थिए। यद्यपि तिनीहरू प्रभुको आशिष पाएर निस्किआएका थिए, यो सबै कुरा जो खुदाले शक्ति र सामर्थ्य भएर अगमवक्ताको द्वारा काम गर्नुभएको थियो यी सबै तिनीहरूले देखेका थिए र पनि यो खुदाद्वारा नै दर्शाएको अगमवक्ता थियो। र पनि अर्को अगमवक्ताको शिक्षालाई र विरोधमा उठेर मुसाको विरुद्ध भए, मुसालाई गलत साबित गर्ने कोसिसमा लागे, भन्न लागे कि दातान र कोरह र अरू धेरैजना समेत उस बिलामको शिक्षामा लागेर त्यहाँका सबै इजरायली सन्तानहरूलाई सिकाउन लागे र व्यभिचारमा लिएर आए अनि तिनीहरूकै संगठनमा आउन बाध्य गराए र भन्न लागे हामी सबै एकै हौ, केही फरक छैन। फेरि चाहे हामी मेथोडिस्ट हौ, चाहे बेप्टिस्ट हौ, चाहे प्रेस्बिटेरियन हौ अथवा पेन्टिकोस्ट हौ, भन्न लागे हामी सबै एउटै हौ, चाहे जोसुकै कि नहोस् हामीहरू सबै एउटै हौ। होइनौ, हामीहरू त अलग गरिएका मानिसहरू हौ, प्रभुका पवित्र जनहरू, वचन प्रति समर्पित र प्रभुको आत्माद्वारा चलाइएका छौ उहाँको प्रतिज्ञा अनुसार को र आजको समयको फल ल्याउनको लागि, र तपाईँहरू तिनीहरू जस्तै होइनन्। मलाई थाहा छ कि यो कुरा बढी भयानक छ, तर यही नै सत्य हो। तिनीहरू जस्तै हामी होइनौ, प्रभुको सेवाको लागि यी अन्तिम दिनहरूमा समर्पित मानिसहरू हौ हामीहरू। ती सबै बेकार अर्थात उनीहरूको बीचबाट निस्केर आउनुहोस्। अब बिलाम शिक्षामा, बिलामको अगमबाडीमा होइन, शिक्षामा। अगमबाडी त ठिक थियो, त्यो त खुदाबाट भएको थियो। तपाईँहरू कतिजना यस कुरा विश्वास गर्नुहुन्छ? बिलामको अगमबाडी त वास्तवमा सत्य थियो। कारण यो हो कि ऊ यो बाहेक अरू केही बोल्दैन थियो। खुदाद्वारा अभिषिक्त भएकोले अरू बोल्नै सक्दैन र खुदाले प्रमाणित गर्नुभएको थियो कि अगमबाडी सत्य थियो, तर शिक्षा बिलामको गलत थियो। अब आउनुहोस् यसलाई मत्ती 24:24 सँग तुलना गरी हेरौं। अभिषिक्तहरू तर उनीहरूको शिक्षा चाहिँ झुटो हो। त्रिएकतावादीहरू र यस्ता सबै कुराहरू यी सबै गलत हुन्, यी सबै ख्रिस्ट विरोधी हुन्। म विश्वास गर्छु कि तपाईँको भावना मैले चोट पुर्याएको छैन होला, अनि तपाईँहरू जो फोनबाट सन्देशलाई सुनिराख्नु भएको छ फोनलाई बन्द नगर्नु होला, न त छोडेर नै कहीँ जानु होला। केवल धैर्य गरिरहनुहोस् र सुन्नुहोस् र प्रभुसँग माग्नुहोस् कि तपाईँको हृदयको ढोका खोलिदिनुहोस् भनेर प्रार्थना गर्नुहोस्। ठिक त्यसै गरी प्रभुसँग माग्नुहोस् कि तपाईँको हृदय प्रभुले खोलिदिनु भएको होस्, तब तपाईँले आफूलाई पाउनुहुनेछ कि म झाडी या काँडाको बोट हुँ या नहीँ। अर्थात जहाँ जुन हालतमा तपाईँ हुनुहुन्छ, चाहे कुनै पनि विश्वास किन नहोस्, ध्यानमा राख्नुहोस् यो कुरालाई देख्नुभयो। अब यद्यपि यहुदा इस्करियोती पनि दण्डित हुनको लागि पहिलादेखि नै ठहराइएको थियो, जब ऊ यसुको अगाडि बसेको थियो र यसुले त्यसलाई भन्नुभयो, त नै त्यो होस्, जे पनि तैले गर्नेछस् र जे पनि तँलाई गर्नको लागि दिइएको छ त्यो तैले छिटो गर। उहाँलाई थाहा थियो ऊ के गर्न गइरहेको छ भनेर। तर ती 30 चाँदीका टुक्राहरू र इज्जतको लागि प्रभु येशु ख्रीष्टको बेचिदियो। उहाँकै चेलाहरू मध्येको एक चेला, मण्डलीको रुपियाँ पैसा सम्हाल्ने व्यक्ति, येशुले बोलाउनु भएको उहाँकै साथी देख्नुभयो। बाइबल यसो भन्छ, ऊ चाहिँ विनाशको पुत्रको रूपमा जन्मिएको थियो, जसरी येशु खुदाको पुत्रको रूपमा जन्मनु भएको थियो। हेर्नुहोस्, यदि हुन सक्यो भने त चुनिएकाहरूलाई पनि भ्रममा पार्नेछ। गहिरिएर ध्यान दिनुहोस् जसलाई हामी बुझ्न गइरहेका छौ। राजाहरूको पुस्तकबाट पनि हामी दोस्रो घटना हेर्न जाँदैछौ। त्यहाँ एउटा अगमवक्ता थियो र उसको नाम मिका थियो। ऊ इम्लाको पुत्र थिए र उनी अगमवक्ता थिए। साँच्ची नै उनी एक अगमवक्ता थिए। अनि त्यहाँ अर्को पनि अगमवक्ता थियो, अगमवक्ताहरूको संगठनको मुख्य थियो, अभिषिक्तहरू। बाइबलले भन्दछ कि ती अगमवक्ताहरू थिए, जस्तो कि ठिक त्यसै प्रकारले जो बिलाम थियो, बाइबलले भन्दछ बिलाम अगमवक्ता थियो, अभिषिक्तहरू। र त्यहाँ तिनीहरूकै मध्येमा एकजना मिका थियो, जो कि खुदाद्वारा अभिषिक्त थियो र खुदाद्वारा नै पठाएको थियो खुदाको वचनमा भएर। त्यहाँ एक सिद्दकिया थियो जसले स्वस्थ थियो कि म खुदाद्वारा पठाइएको हुँ। यो खुदाद्वारा अभिषिक्त थियो, तर उसको शिक्षा चाहिँ खुदाको वचनको विरोधमा थियो। झुटा ख्रिस्टहरू आउनेछन्, अर्थात उठ खडा हुनेछन्, अद्भुत कार्य र चिन्हहरू देखाउनेछन्। यदि हुन सक्यो भने त चुनिएकालाई पनि भ्रममा पार्नेछन्। ध्यान दिनुहोस्, तिनीहरू दुवै आवश्यक थिए। अब तपाईँ भन्नुहोस् कि ती दुई मध्येमा कुन चाहिँ सही हो र कुन चाहिँ झुटो हो। ध्यान दिनुहोस्, आहाबको लागि प्रत्यय गरिएको वचन के थियो? त्यो भन्दा पहिलाको अगमवक्ता जो कि एलिया थियो, त्यस समयको अगमवक्ताहरूमा सबभन्दा महान अगमवक्ता थियो, त्यो प्रमाणित अगमवक्ता थियो। यही अगमवक्ताले आहाबको लागि भनेका थिए कि आहाबले बुराई गरेको छ जसले नाबोतको हत्या गर्यो, यसै कारणले कुकुरहरू आहाबको रगतलाई चाट्नेछन् र तिनै कुकुरहरूले उसकी पत्नी इजेबेलको मासु खानेछन् र उसको शरीर जमिनमा नै मलको रूपमा हुनेछ। जब खुदाले श्राप दिएकाहरूलाई तपाईँ कसरी आशिष दिन सक्नुहुन्छ अथवा कसरी श्राप दिन सक्नुहुन्छ, जस्तो बिलामले भनेका थिए, जो खुदाले आशिष दिएकाहरूलाई कसरी श्राप दिन सकिन्छ, बुझ्नुभयो? तर यी अगमवक्ताहरू व्यावहारिक रूपमा साँचा थिए, तिनमा कोही शंका थिएन। तर के तिनीहरू सही मानिस थिए, इज्जतदार मानिस थिए? इजरायलमा अगमवक्ता हुनको लागि, एक इजरायली हुनको लागि एक सम्मानित र इमान्दार हुनु आवश्यक थियो, अर्थात आवश्यक पर्छ। यदि यस्तो हुँदैन भने त्यसलाई ढुङ्गाले हानेर मारिने थिए। तिनीहरू इज्जतदार मानिसहरू थिए, तिनीहरू शिक्षित र सभ्य मानिस थिए, तिनीहरू आहाब राजाद्वारा नियुक्त पारिएका थिए त्यस देशमा। हेर्नुहोस् बहिनी दिदी, राइटलाई, राष्ट्रहरूद्वारा चुनिएका सही योग्य थिए। र जब मिकाले दर्शन देखे, उनले आफ्नो हृदयमा यो जाने कि वचनले के भनेको थियो, तर ऊ यो जान्न चाहन्थ्यो कि उसमा भएको आत्माले के भन्छ भनी जान्न चाहन्थ्यो। यसैले तिनीहरूले उसलाई भने, उनीहरूले भने, तिमी पनि त्यही भन जो अरू अगमवक्ताहरूले भनेका छन्। जब तिमी यसो गर्नेछौ, तब हामी हाम्रो सहभागितामा लिनेछौ र फेरि कोही शंका हुने छैन। हामीहरू चाहिँ तिमी पनि एउटैमा गरिनेछौ। फेरि तिमीलाई हामी हाम्रो संगठनमा, संस्थामा, मण्डलीमा स्थापना दिनेछ, स्थान दिनेछौ। तिमी, हामीलाई थाहा छ तिमी एक अगमवक्ता हौ, तर तिमीले हमेसा श्रापित कुराहरू नै बोल्यौ, तिमीले हमेसा आहाबको श्राप दियौ। अब सिद्दकिया मुख्य मानिस, एउटा पोप, अर्थात एक जो पनि त थियो, यसले त आहाबलाई आशिष दिएको थियो र भनेको थियो जाऊ र गर। अब ए इम्लाका पुत्र, तिमीले पनि यसै भन, किन तिमी त एक लाचार व्यक्ति, तिमीसँग त मानिसहरू पनि छैनन्, भीड छैन, यो सबै मुश्किल कुरा हो, र यी व्यक्तिहरूसँग त लाखौं मानिसहरू छन्, पूरा राष्ट्र यिनैमा सम्मान गर्छ, तिमीले उनीहरूले झैं गर। ठिक त्यही प्रकारले भन, तिमीलाई देशको उत्तम भोज पदार्थ खान मिल्नेछ। देख्नुभयो, तिनीहरू एक गलत मानिससँग कुरा गरिरहेका छन्। यदि यसरी भनिदो हो त मिका, के तिमीले सिद्दकियामा कुनै प्रकारको गल्ती पायौ? पाइन। के तिमीले उसले कहिले पाप गरेको पायौ त? पाइन। के तिमीले उसले कसैलाई श्राप दिएको पायौ त? पाइन। के तिमीले कहिले उसले मदिरा पान गरेको देख्यौ? देखिन। के तिमी उसको शिक्षामा, बुद्धि र ज्ञान केही दोष लगाउन सक्छौ? अह, सक्दिन। के तिमी उसको डक्टरेट डिग्री झुटो हो भनी विश्वास गर्छौ? गर्दिन। के तिमी उसको पीएचडी को उपाधि सत्य हो भने विश्वास गर्छौ? हाँ, निश्चय म विश्वास गर्छु। म सोच्दछु यो यहुदीहरूको महासभाद्वारा उसलाई दिएको थियो कि यो सही हो। ठिक छ, तब फेरि किन तिमी उसँग मेल खाँदैनौ त? किनकि ऊ चाहिँ खुदाको वचन अनुसार छैन, अलग छ। ठिक छ, अब त विवाद पछिको निर्णयलाई हेर्नु पर्छ। जसरी एली आगम वक्ता भन्दा पहिला थियो त्यो घटना हेर्नुहोस्। यदि तपाईँ खुदाको सन्तान हुनुहुन्छ भने त तपाईँ बाइबलमा आधारित आगम वक्ताको नै पक्ष लिनुहुन्छ। यो त वचन अनुसार हो। ध्यान दिनुहोस् कुन समय हो र कुन मौसम हो भनेर। ठिक छ, सिद्दिकियाले यदि यसो भनेको भए, ओहो जो कुरा आगम वक्ताले भनेका छ त्यो त मलाई थाहा छ, तर यो त भविष्यमा आउने पीढ़ीको लागि हो, यसको लागि त धेरै समय बाँकी छ पूरा हुनको लागि। पर्खनुहोस्, मलाई पहिला खुदाको द्वारा रचना आउन दिनुहोस्, तब म मात्र तपाईँलाई भन्नेछु। तब तिमी पनि त्यही कुरा भन्ने गर्छौ हामीले जे भन्यौ? मिकाले भने, म त्यही भन्नेछु जो खुदा भन्नुहुन्छ, फाल्तु कुरामा भन्दिन, अरू कोही भन्दिन। म खुदाले भनेको कुरामा एक शब्द पनि जोड्दिन, एक शब्द पनि घटाउँदिन। त्यसैले त्यस रातको प्रार्थनामा खुदा आएर उसलाई दर्शन दिनुभयो। अर्को बिहान उठेर गयो र अहाबलाई यसो भने, त्यहाँ दुई अगम वक्ताहरू छन्, सैनिक र राष्ट्रिय दृष्टिकोणबाट त्यस देशको सबभन्दा ठूलो व्यक्ति थियो सिद्दकिया। राजाको दृष्टिकोणमा ऊ ठूलो अगमवक्ता थियो। संस्थागत अगमवक्ताहरूको बीचमा सिद्दकिया चाहिँ मुख्य थियो। संस्थाद्वारा उसलाई ठूलो बनाइएको थियो। उनीहरू मध्येको सबभन्दा ठूलो पढाई, शिक्षा र कामको आधारमा सायद यही नै सबभन्दा योग्य थियो। र ऊ पवित्र आत्माद्वारा अभिषेक थियो, यसैले उसलाई अगमवक्ताको दर्जा साँच्ची नै मिलेको थियो। हो, साधारण निम्न प्रकारको अगमवक्ता होइन, ऊ चाहिँ हिब्रू अगमवक्ता थियो। यसलाई ध्यान दिएर हेर्नुहोस्। सिद्दकियाले भन्यो, खुदाले मलाई भन्नुभयो, मेरो निम्ति फलामको दुई सिंह बनाऊ, एक चिन्ह, एक अगमवक्ता हमेशा चिन्ह दिँदछ। उसले भन्यो, यी फलामका सिंहहरू बनाऊ। पवित्र आत्माले मलाई भन्नुभयो, यिनलाई ल्याऊ र अभिषेक गरी आशिष देऊ। बलिदानको रूपमा यसलाई नसोचौ, तर एक तथ्य सम्झाउनको लागि हो। ममा भएर पवित्र आत्मा अन्य भाषामा बोल्नुभयो र यो कुरा एक कुराको दर्शाउनुभयो। उहाँले नै मलाई भन्नुभयो, यी सिंहलाई ल्याऊ र राजाको भनिदेऊ कि तिमीहरूद्वारा यस देशबाट आरामीहरू भाग्नेछन्, अनि त्यो भूमि म तुरन्त इजरायलको अधीनमा गरिदिनेछु। म फेरि तिमीहरूको बनाइदिनेछु मण्डलीको, इजरायल एक मण्डलीको रूपमा। दाजुभाइहरू हो, यो कुरा महत्वपूर्ण कुरा हो। जसरी बिलामको कुरा थियो, जस्तो मुसा थियो त्यसै नै बिलामले पनि महत्वपूर्ण कुरा गरेको थियो। मुसाले खुदाको ठिक सही नम्बर हो सात, र बिलामले भन्यो, मेरो निम्ति सात वेदीहरू बनाऊ, सात शुद्ध बलिदानहरू, सात साँडेहरू र सात थुमाहरू। यसले खुदाको पुत्रको आगमनको बारेमा बताइरहेको छ। महत्वपूर्ण कुरा यो हो कि तिनीहरूको बीचमा यो सही नै थियो। यहाँ सिद्दकिया पनि मूल रूपमा ठिक थियो, किनकि यो भूमि हाम्रो हो। आरामी र पलिस्ती मानिसहरू जो कि हाम्रा शत्रु हुन् र पनि उनका सन्तानका पेट भरिएको छ, तर पनि हाम्रा सन्तानहरूको लागि भोजन प्राप्त छैन, जबकि खुदाले यो भूमि हामीलाई दिनुभएको छ। भाइ, यो त बिल्कुल सही तर्क हो। म अनुमान गर्छु कि इजरायलीहरूको अगाडि चिल्लाएर भनेका होलान्, अनि तिनीहरू चर्को स्वरले कराएर त्यसको समर्थन गरिरहेका होलान्। अब म आजको लागि भनिरहेको छु, आशा गर्दछु कि तपाईँहरू यसलाई बुझ्नुभयो होला। सबैजना यसरी चिल्लाएर कराउँदै तपाईँ जो रेडियो र टेलिफोनको द्वारा सुनिरहनु भएको छ, यदि तपाईँले गएको आइतबारको सन्देशलाई सुन्नु भएको छैन भने यसलाई लिएर सुन्नुहोस्। बिना नियुक्ति खुदाको सेवा गर्न तत्परतामा लाग्नु, चाहे त्यो व्यक्ति इमान्दार वा कम निष्कपट किन नहोस्, सही होस् र पनि खुदाबाट नियुक्त प्राप्त छैन भने त्यो सही होइन। यहाँ सिद्दकियाले यही सोचिरहेको थियो कि म ठिक छु, योग्य छु। मिकाले भने, मलाई प्रभुसँग सोध्न देऊ। यसकारण मिका भोलि बिहान प्रभु यहोवा यसो भन्नुहुन्छ भन्दै आए। वचनसँग मिकाले आफ्नो दर्शनलाई जाँचे। अब यदि मिकाले चाहेको खण्डमा यो भन्न सक्थे सिद्दकियालाई, के तँलाई थाहा छ कि बाइबलमा अगमवक्ताले जे भनेको छ त्यही त्यसको साथ हुनेछ? तर अहिले यो समयमा होइन, किनभने सिद्दकिया एउटा इज्जतदार व्यक्ति थियो, यो कोशिशमा थियो। यसलाई अहिले तुच्छ नमानौ। यसले मण्डलीका कुराहरूलाई मण्डलीमै दिन चाहिरहेको छ। यसले मण्डलीको सम्पत्ति मण्डलीमा नै दिन चाहिरहेको छ, आत्मिक कुराहरू त होइन। यदि यसो हुन्थ्यो त यसले एलियाको झैँ गरी सम्पूर्ण देशलाई नै हल्लाइदिने थियो, तर यसले इजरायलहरूलाई भौतिक सम्पत्ति दिलाउने कोसिसमा थियो। हामीसँग जमिन जायदाद छ, हामी एक ठुलो संगठन हौ, हामी यस महान संगठनका अधिकारी हौ, हामी सबै तपाईँहरू सबै तिमी पेन्टिकोस्टहरू पनि हामीसँग संगठित हुन सक्छौ। हो कस्तो केही समयमा हामी आफ्नो विषयमा आउनेछौ। भनिन्छ कि हामी सबै दाजुभाइहरू दिदीबहिनीहरू के यो होइन र खुदाको साँचो मण्डलीमा यस्तो कुराहरू त कहिल्यै भयो न कहिल्यै हुनेछ, भविष्यमा पनि हुने छैन, यस्तो कहिल्यै पनि हुन सक्दैन। ध्यान राख्नुहोस्, सिदकियाले दर्शन देखे, यसकारण यसले भन्यो खुदाले मसँग कुरा गर्नुभयो। अब हेर्नुहोस्, यो मनुष्य निष्कपट थियो, उसले भन्यो यी सिंहहरू बनाऊ र राजाको अगाडि गएर पश्चिम तर्फ गरी, चाहे कुनै पनि तरिका होस्, जुन जमिनमा तिनीहरू उभिएका थिए ती सिंहलाई देखाउँदै यसो भन्दै प्रभु यहोवा यसो भन्नुहुन्छ, जहाँ यो जानेछ विजय भएर फर्कनेछ, मण्डलीको लागि विजय, तिनीहरूलाई भगाएर लखेड्नेछ। के यो सच्चाईको एकदम नजिक छैन र? आखिर कुरा के हो त? अब यहाँ मिका आउँछन् र भन्छन् अब तिम्रो अगमाडी भन्छन् जाऊ लडाई लड, तर मैले इजरायललाई बिना गोठालोको भेडा बाख्राहरूको चाहिँ पहाडहरूमा तितर भित्र भइरहेको देखेको छु। अरे यो त बिल्कुलै विपरीत भनिरहेको छ। अब तपाईँहरू एक सभामा भिड हो, अब कुन चाहिँ ठिक हो? ती दुवैजना कुन चाहिँ ठिक हो? दुवै पक्ष आगमक त थिए। केवल एउटा तरिका छ, त्यो हो खुदाको वचनद्वारा तपाईँ यी दुवै भिन्नता प्राप्त गर्न सक्नुहुन्छ। सिदकियाले भन्यो तिमीलाई यो कुरा कहाँबाट थाहा पायौ? मिकाले भने मैले खुदाको सिंहासनमा विराजमान देखे, उहाँको चारैतर्फ स्वर्गका समस्त सेनाको पनि देखे। अब ध्यान दिनुहोस्, सिदकियाले पनि भन्यो मैले पनि ठिक यही खुदाको उहाँकै आत्मामा देखे, मैले खुदाको देखे, उहाँले नै मलाई यी सिंहहरू बनाउन लगाउनु भयो, फलामका सिंह जाऊ लडाई लड र आरामहरूको भगाऊ, किनकि यो भूमि हाम्रो हो, यसमाथि अर्को कोही अधिकार छैन। यदि तिनीहरू खुदाको साथ रहेको भए त त्यो भूमि प्राप्त गर्ने थिए, तर तिनीहरू खुदाबाट टाढा भागे, अर्थात खुदाको विश्वास गरेनन्। यही गलत आज संस्थायी मण्डलीहरूले गरेका छन्। मण्डलीको भौतिक वस्तुहरूमा अधिकार त छ, तर तिनीहरूकै बीचमा धोका दिइरहेका छन्, किनभने तिनीहरू खुदाको वचन आत्मा र खुदाको अभिषेकबाट टाढा छन् र समय रूपी वचनको प्रमाणलाई प्राप्त गरेनन्। तपाईँहरू पनि यस सन्देश प्राप्त गर्नमा नचुक्नु होला। ध्यान दिनुहोस्, अहिलेको स्थान कसले लिएको छ? निकाले भने मैले खुदाको स्वर्गमा सिंहासनमा बसेको देखे, उहाँका सेनाहरू उहाँको चारैतिर थिए। उहाँले भन्नुभयो अहाबलाई बहकाउनको निम्ति को जान्छ, ताकि एलिया अगमवक्ताले भने कुरा पूरा होस्, जो कि मेरो अगमवक्ता मैले प्रमाणित गरेको अगमवक्ता थियो। एलिया र मेरो वचन जो मैले बोले त्यो पूरा हुनुपर्छ। स्वर्ग र पृथ्वी टल्ली जानेछ, तर मेरो वचन कहिले टल्ने छैन। म यस कुराको चिन्ता गर्दिन, चाहे त्यो जतिसुकै आधुनिकता किन्न होस्, चाहे त्यो जतिसुकै असल किन्न होस्, चाहे त्यो जतिसुकै शिक्षित किन्न होस्, चाहे जतिसुकै महान किन्न होस्, यी सबै टली जानेछन्, तर मेरो वचन कहिले टल्ने छैन। र एउटा झुट बोल्ने आत्मा नरकबाट निस्केर आयो र आफ्नो घुँडा टेकेर भन्न लाग्यो, यदि तपाईँले मलाई अनुमति दिनुभयो भने म तिनीहरूलाई मेरो आत्माले अभिषेक दिनेछु, जसको कारण तिनीहरू चिन्ह र आश्चर्यको काम त प्रकट गर्नेछन्, र म तिनीहरूलाई वचनबाट हटाइदिनेछु। त्यसले तपाईँको वचनलाई चिन्न जान्न सक्ने छैन, ख्याति प्राप्त गर्ने चाहनामा त्यसले वचनलाई ध्यान दिने छैन। भाइ, समय बदलिएको छैन, भाइ नेबिल, त्यो सत्य हो, तपाईँलाई याद छ, त्यो सत्य हो। म त्यसमाथि जानेछु, म मेरो आत्माको द्वारा ठिक त्यही काम गराउनेछु जो उसका साथी अगमवक्ताले गरेका छन्। म त्यसमा गई झुटो अगमबाडी गराउनेछु र झुटो बोल्न लगाउनेछु। यो कस्तो खालको झुटो त? किनकि यो झुट त वचनको विपरीत हुनेछ। तपाईँ यी हरेक झुठा बप्तिस्मालाई विचार गर्न सक्नुहुनेछ, झुठा यो झुठा त्यो झुठा, यसको पर्वाह नगर्दिन, चाहे त्यो तर्कसङ्गत किन्न होस्, धोका दिनको लागि किन्न होस्, जतिसुकै कोसिस गरून्, यदि यो समय अनुसार खुदाको वचनको विरोध गर्छ भने यो सब झुठो हो, यो बिल्कुल ठिक हो। तपाईँले यसो पनि भन्न सक्नुहुनेछ कि हाम्रो मण्डलीमा सबै काम ठिक गरिन्छ, हामी यो ठिक तरिकाले गर्छौ, त्यो पनि ठिक, हाम्रो मण्डली यसरी उसरी सबै ठिक छ भने तपाईँ भन्नुहुनेछ। मलाई यसको बारेमा केही सरोकार छैन। यदि यो यस समय अनुसार लेखिएको प्रभुको वचन विरोधी हो भने यो झुटो हो। खुदा यस्ताहरूसँग केही सम्बन्ध राख्न चाहनुहुन्न। जतिसुकै पनि तीव्रता किन्न होस्, जतिसुकै शिक्षित किन्न होस्, जतिसुकै भलाद्मी किन्न होस्, हेर्नमा जतिसुकै तर्कसङ्गत किन्न होस्, चाहे त्यो जतिसुकै परिस्थितिको अनुकूल होस्, यदि यो समय अनुसार वचनको विरोध छ भने हामी यसको बारेमा अलिकति गहिराईमा केही समयमा जानेछौ, यदि समयले हामीलाई साथ दियो भने, नत्र त हामी यसलाई आज राति हेर्नेछौ। ध्यान राख्नुहोस्, त्यो चलाक असल मनुष्य थियो, यसमा शंका थिएन। र उसले भन्यो त्यसपछि अर्को रूपमा निकाले उसलाई भन्यो सिद्दिकीलाई त्यसको अगाडि होइन तर त्यो अर्को शब्दमा भने त झुठो आत्माद्वारा अभिषेक भएको छ के कोही यस्तो कुरा एक विश्वको भन्न साहस गर्छ त तर मिकाले यो गरे सिद्दिकीलाई भने अनि यो विश्व आएर यसो भन्यो अब त तिम्रो हामीसँग भविष्यमा कुनै पनि सहभागिता हुने छैन यसो भन्दै सिद्दिकीले मिकाको गालमा थप्पड मार्यो र यसो भन्यो तँलाई थाहा छैन म नियुक्त एक प्रमाणित सम्मानित व्यक्ति हुँ मेरो मण्डलले मलाई सर्वेश्वर बनाएको छ यी सबै कुराहरूमा खुदाका प्रियजनहरूबाट मलाई यो मतमा नियुक्त गरिएको छ मेरो संस्थाले मलाई प्रधान बनायो अनि फेरि खुदाले पनि यो भूमि हामीलाई दिनुभयो र यसकारण उहाँको इच्छा पनि छ कि हामी रहिरहोस् र मसँग खुदा प्रभु यसो भन्नुहुन्छ भन्ने वचन पनि छ मिकालाई थप्पड मार्दै यसो भन्न लाग्यो कि यहोवाका आत्माले मलाई छोडेर तँसँग कुरा गर्न कसरी गयो मिकाले भने सिद्दिकिया तँलाई एक दिन यिनै दिनहरूमा थाहा पाउनेछस् जब क्यालिफोर्निया समुद्रको मुनि जानेछ र यी सबै चिजहरू पनि देख्नुभयो तँलाई यी कुराको थाहा लाग्नेछ जब त जेलखानको भित्र कोठामा बन्द भएको अवस्थामा तैले थाहा पाउनु जेलखानमा तिमी के गइरहेको छौ भन्न म मेरो अगमबक्तामाथि विश्वास गर्छु आहाबले भने यसले वचनमा खोजेर भनेर भएको असल हुन थियो देख्नुभयो तर आहाब आफैमा श्रापित हुन चाहँदैन थियो मेरो कुरा सुन्नुहोस् ऊ आफैमा श्रापित भएको देख्न चाहँदैन थियो कोही मनुष्य यस्तो चाहँदैन र मेरो संस्थागत भाइ संस्थागत मण्डलीको भाइ तपाईँसँग पनि यस्तै भएको छ तपाईँ सोच्नु त हुन्छ कि म ठिक छु जब तपाईँ आफ्नो हृदयमा सोच्नुहुन्छ जब तपाईँ बप्तिस्मा लिने समयमा पिता पुत्र र पवित्र आत्मा नामको रूपमा प्रयोगमा ल्याउनुहुन्छ यो गलत गर्नुभएको छ तपाईँ झुटमा हुनुहुन्छ तपाईँलाई थाहा छ जो यी कुराहरू तपाईँ गर्दै हुनुहुन्छ र आरम्भिक प्रमाणहरू र सबै कुराहरू यसरी नै गर्दै जानुहुन्छ जो कि तपाईँ गलत गर्दै हुनुहुन्छ यो कसरी हुन सक्छ कि अन्य भाषा बोल्नु आरम्भिक प्रमाण हो र फेरि खुदाको वचन रूपी प्रतिज्ञाको पनि विरोध गर्ने जो कि यस समयको अर्थात युगको लागि गरिएको छ कसरी यस्तो हुन सम्भव छ किनकि तपाईँ श्राप पाउन चाहनुहुन्न के यो ठिक होइन त तर यहाँ यसो लेखिएको छ र यो यसरी नै हुनेछ यो त पशुको छाप हो यदि हुन सक्यो भने त चुनिएकालाई पनि भ्रममा पार्न सक्छ हरेक चिन्ह हरेक चमत्कार अभिषेक मनुष्य अगमबाडी हरेक प्रकारका कुराहरू यसरी नै काममा ल्याइएका छन् हर प्रकारका चिन्हहरू र सबै प्रकारका घटनाहरू घटिरहेका छन् तपाईँ कसरी कुराहरूमा भिन्नता पाउन सक्नुहुन्छ आजको यस युगको वचनलाई हेर्नुहोस् यही एक तरिका हो मुसालाई हेर्नुहोस् उसले कसरी बिलामलाई त्यो भन्न सक्यो कि त गलत छस् भनेर यहाँ मिकालाई हेर्नुहोस् हामी कसरी जान्न सक्छौ कि मिका सही थिए केवल वचनको द्वारा उसको अगाडिको वचनले जो कि आहाबको बारेमा अगमबाडी गरिएको थियो र यही वचनले वर्तमान समयमा भएका संघ संस्थाको बारेमा श्रापको अगमबाडी गरेका छ र त्यो श्राप तिनमा परेको छ र यी सबै कुराहरू जो कि उहाँको आफ्नो अभिषिक्त मण्डलीमा जो कि वचन हुनेछ वचन रूपी दुल्हन यी सबैले आफ्नो स्थान लिँदैछन् त्यही मण्डली आज हामी हौ हामी आज यहाँ छौ जसरी यो पहिला थियो त्यसरी नै आज पनि छ पवित्र शास्त्र बाइबलले भन्छ दुई या तीन साक्षीहरूको मुखबाट निश्चित कुराद्वारा नै हरेक कुरा ठहराइयोस् मैले बिलाम र मुसाको बारेमा बोलेको थिएँ र अब म यहाँ मिका र सिद्दिकियाको बारेमा बोल्दैछु र अब म एक अर्को उदाहरण दिन गइरहेको छु जुन चाहिँ सैकडौं मध्येमा एउटा हो तर एउटा अर्को पनि ताकि तीन साक्षी हुन सकोस् मैले यिनको बारेमा सबै कुरा लेखेको छु लामो छ तर पनि समयलाई म बचाउनेछु एर्मिया जो कि एक प्रमाणित थियो बहिष्कृत थियो तर खुदाद्वारा प्रमाणित अगमवक्ता थियो यस मनुष्यलाई मानिसहरूले घृणा गरेका थिए तिनीहरूले उसमाथि कुहिएका फलहरू फ्याँक्थे अरू सबै यस्तै प्रकारका विरोध गर्थे र यसले उनीहरूमाथि श्राप राख्यो र जो कुराहरू उसले गर्यो अनि उसले तिनीहरूकै हालमा छोडिदियो र सबै कुराहरू र चिन्हहरू देखायो र पनि इजरायल गलत थियो हरेक अगमवक्ता जो साँचो अगमवक्ताको पृथ्वीमा जन्म लियो अर्थात आयो त्यसले संघ संस्थायी मण्डलीको श्राप दियो विरोध गर्यो यो कसरी बदलिन सक्छ जबकि न बदलिनुहुने प्रभुबाट आएको हो पवित्र आत्मा यस युगको अगमवक्ता हो यही पवित्र आत्मा नै आफ्नो वचनलाई प्रमाणित गर्छ र स्पष्ट रूपमा दर्शाउनेछ मुसाको समयमा पवित्र आत्मा नै अगमवक्ताको रूपमा थियो मिकाको समयमा पवित्र आत्मा नै अगमवक्ताको रूपमा थियो पवित्र आत्मा नै जो कि वचनलाई लेख्नुभयो उहाँ नै आउनुहुन्छ र वचनलाई सिद्ध र प्रमाणित गर्नुहुन्छ मिकाको समयमा के भएको थियो प्रभुको वचन अनुसार आहाब मारियो र कुकुरले उसको रगत चाटे तिमी सबै झुठा शिक्षकहरू खुदा यसो भन्नुहुन्छ एक दिन तिमीहरू यही काट्ने छौ जो तिमीहरूले छरेका थियौ, तिमीहरू अन्धा र तिमीहरूका अगुवा पनि अन्धा छन्। मरिसाएको होइन, म त केवल तिमीहरूलाई सच्चाइ भनिरहेको छु। म त यो कोठामा यदि पवित्र आत्माले नभनेको भए यो भन्न नै थिइन। यस प्रकारले भन्नुभयो कि मैले तिमीहरूलाई केही गलत कुरा भने, तर के यो कुरा खुदाले सिद्ध बनाउनु भएन र? जाग्नुहोस् मेरा भाइहरू हो, समय सकिन भन्दा पहिले जाग्नुहोस्। तर मलाई यो भन्न दिनुहोस्, कसरी जंगली दानाले जाग्न सक्छ त, जबकि यो त शुरूआतबाट नै जंगली दानाको लागि चुनिएको थियो। चुनिएकाहरूले यसलाई बिना हेरेर रहन सक्दैनन्, किनकि तिनीहरू चुनिएका छन् कि यो कुरा देखुन् भनेर। पिताले मलाई सबै दिनुभएको छ, यही नै म कहाँ आउनेछ, येशूले भन्नुभयो। तर जगतको उत्पत्ति भन्दा पहिला नचुनिएकाहरू मसँग कसरी आउन सक्छन् र? जो मेम्नाको पुस्तकको जीवनमा लेखिएका छन् तिनै आउनेछन्। मेम्नेको जीवनको पुस्तकमा मण्डलीको रजिस्टरमा लेखिएको होइन, तर मेम्ना यानि पाठोको जीवनको पुस्तकमा नाम लेखिएका मात्र आउनेछन्। ध्यान दिनुहोस्, यर्मिया उठे, मानिसहरूको मध्यमा प्रमाणित भए, तर पनि यर्मिया तिनीहरूको बीचमा तिरस्कृत भए, अनि तिनीहरू बाहिर गएर एउटा जुवा बनाए, उसले बनायो अनि उसको गर्दनमा जुवा राखियो र मानिसहरूको सम्मुख गयो। मानिसहरूले भने, हो हामीहरू त खुदाका महान मानिसहरू हौ, किनकि हामीहरू सबै इजरायलीहरू हौ, तिम्रो मण्डलीका जागृत मानिसहरू हौ। हामीहरू हामी हर आइतबार शनिबार सभामा चर्चमा आउँछौ, हामीहरू हामीले बलिदान चढाएका छौ र हामीले तिनलाई मूल्य दिएका छौ। कसरी नबुकदनेजर प्रभुको पवित्रलाई रोक्न सक्छ? हाँ, तिमीहरूकै पापको कारण यो भएको हो। प्रभुले भन्नुभयो, यदि मेरा आज्ञाहरू तिमीहरूले पालन गरेका छौ भने मैले यो गर्ने थिइन, तर तिमीहरूले पालना गरेनौ, यसै कारण यो सबै तिमीहरूमा भएको हो। यो वास्तवमा सत्य हो, आज पनि ठिक यसरी नै भएको छ। उहाँको आज्ञा पालन गर्नुहोस्, उहाँको वचन समय अनुसार जो कि उहाँले प्रतिज्ञा गर्नुभएको थियो। अब ध्यान दिनुहोस्, अब उनीहरूले खुदाको द्वारा प्रमाणित गरिएको अगमवक्ता यर्मियालाई तिरस्कार गरेका थिए। ती दिनहरूमा हरेकले यर्मियालाई घृणा गरेका थिए। तिनीहरूले यो घिनलाग्दो काम गरे कि उस समयका संघ संस्थाले पनि घृणा गरे, यद्यपि राजाहरूले पनि र सबैले यर्मियालाई जो खुदाको अगमवक्तालाई घृणा गरेका थिए। यसैले उसले जुवा आफ्नो गर्दनमा राख्यो र भन्यो, परम प्रभु यसो भन्नुहुन्छ, तिमीहरू 70 वर्षको गुलामीमा जानेछौ। कारण यो हो कि खुदाको मार्फत समझ पाएर उसले यो भन्यो, 70 वर्ष गुलामी। तब हनन्या, म सोच्दछु कि तिनीहरूले यसो भने, हनन्या तिनीहरूको बीचमा एक अगमवक्ता थियो र ती सबै उठेर आए र यर्मियाको गर्दनमा जुवा जो थियो त्यसलाई उतारेर तोडिदिए र भन्न लागे, ठूलो भीड़ले त्यसो गरे देख्नुभयो? जबकि उसले खुदाको वचनको विरोधमा बोलेको थियो हनन्याले। दुई सालमा तिनीहरू फर्किने छन् गुलामीबाट, परमप्रभु यसो भन्नुहुन्छ भनी भन्यो। दुवैजना अभिषिक्त थिए अगमवक्ताहरू, कसरी एकअर्कामा फरक हुन सक्छन् त? एकले वचनद्वारा बोलेको थियो, अर्कोले बिना वचन बोलेको थियो। यर्मियाले भने, आमेन। सबै प्राचीनहरूको अगाडि र मानिसहरूको अगाडि, सबै इजरायलहरूको अगाडि, देख्नुभयो हनन्या, यी सबैको अगाडि यर्मिया भन्दा ठूलो हुन चाहन्थ्यो। तपाईँलाई थाहा छ, तिनीहरू तपाईँलाई रुचाउँदैनन् जे भए पनि। यसैले म एक अगमवक्ता पनि हुँ, म तिमीहरू भन्दा ठूलो अगमवक्ता हुँ, किनकि तिमीहरू झुठो अगमवाडी गर्छौ। तपाईँ मलाई भन्नुहोस् कि प्रभुका मानिसहरू यस्ता यस्ता कुराहरू गर्छन् त? त्यही कुरा आज तिनीहरूले भनिरहेका छन्। तर तपाईँ पनि ठिक त्यही किसिममा हुनुहुन्छ जस्तो कि एक मण्डली। तिमीहरू श्रापित भएका छौ, तिमीहरूकै दोष श्राप दिइरहेको छ। यी सबै मण्डलीहरू, संघ संस्थाहरू खुदाको वचनमा नभएर रीतिरिवाज जो मनुष्यले बनाए यतापट्टि लागेका छन्। यी सबै खुदाबाट श्रापित छन्। अब ध्यान दिनुहोस्, हनन्या यहाँ छ। अब ध्यान दिनुहोस्, हनन्या यहाँ छ। हनन्याले यर्मियाको गर्दनबाट जुवा निकाल्यो, जो कि खुदाको तर्फबाट एउटा चिन्ह थियो, यसलाई तोडिदियो र भन्न लाग्यो, परम प्रभु यसो भन्नुहुन्छ, दुई सालमा गुलामी हट्नेछ। केवल देखाउनको लागि कि म कोही हुँ, किनकि हनन्या एक संघ संस्थाबाट चुनिएको अगमवक्ता थियो। यर्मिया एक जंगली या गंवार व्यक्ति अर्थात स्वतन्त्र व्यक्ति थियो। यर्मिया उनीहरूको विरोधमा अगमवाणी बोल्दथे, जो कि उस समयका दुष्ट थिए। दुष्ट मानिसहरूको विरोधमा बोल्दथे, हो तिमीहरू सबै ठिकै छौ, जबसम्म तिमीहरू यस संगठनमा छौ, जबसम्म इसरायलमा छौ, यो सबै आवश्यक छ। तिमीहरू यर्मियाको कुराबाट नडराओ, केही त हुन्छ, नडराओ। हे भाइहरू हो, तिनीहरू अझैसम्म छन् आज पनि। चिन्ताको केही विषय छैन, सबै कुरा ठिक हुनेछ। हामी सबै कुराको नियन्त्रणमा राख्नेछौ, हामी मण्डली हौ। तिमीहरू यसको बारेमा चिन्ता नगर। अहा, यसैले हनन्यले भन्यो सबै कुरा ठिक छ, तिमीहरू 2 सालमा गुलामीबाट छुट्ने छ। त्यो त सानो कुरा हो, हुन देऊ, यो त खास कुरा होइन। नबुकदनेजर त यहाँ आउनेछ, तर हाम्रो प्रभुले सबै कुरा ठिक पार्नुहुन्छ। तर वचनले भनेको छ कि तिनीहरू 70 वर्षको गुलाममा जानेछन्, जबसम्म 40 साल एक पिढीको हुन्छ। यो लगभग 2 पिढीसम्म तिमीहरू गुलाममा हुनेछौ। र यर्मियाले खुदाको वचन अनुसार भनेका थिए, हननले यो कुरालाई इन्कार गरे। यर्मियाले भने ठिक छ, ओके, आमेन। तर हनन्या यो कुरा जानिराख कि हामी दुवै अगमवक्ताहरू हौ, हामीहरू सेवकहरू हौ। र म तपाईँहरूलाई यो भन्न चाहन्छु, मेरा भाइहरू हो, स्मरण राख्नुहोस्, हामीहरूको बीचमा अगमवक्ताहरू हुनेछन्, अनि तिनीहरू स्वराज्यको विरोधमा र अरू खास कुराको विरोधमा अगमवाणी बोल्नेछन्। तर याद राख्नुहोस्, जब अगमवक्ता बोल्नेछ, यो केवल वचन अनुसार बोल्नेछ। जस्तो मिका, मुसा र सबै अगमवक्ताहरू यी सबै खुदाको वचन अनुसार बोलेका थिए। यदि यसो होइन भने तपाईँ स्मरण राख्नुहोस् के घटना घट्नेछ। तब हनन्याले धार्मिक क्रोधमा भएर भन्यो, म हनन्या हुँ, म यहोवाको अगमवक्ता भई यो भन्दछु 2 साल। अर्को शब्द भन्यो भने मलाई मतलब छैन कि वचनले के भन्छ, उसको अभिषेक। म भन्दछु केवल 2 साल पछि तिनीहरू गुलामीबाट छुटेछन्। यर्मिया उसको सम्मुखबाट उठेर गए र उनले भने, प्रभु म यसले के भन्यो यसमा केही मतलब राख्दिन, म अझैसम्म पनि तपाईँले भनेको वचनमा विश्वास गर्छु, म तपाईँको सत्यतामा अडिग रहेको छु, म यस हनन्याद्वारा भनेको कुरामा आएर धोका खान्न। खुदाले भन्नुभयो, जाऊ र हनन्यालाई भन, म अर्को फलामको जुवा बनाउने छु, एक अर्को जुवा। यसकारण उसले यसै गरे। यस्तो काम गर्नको कारण हनन्या 23 साल मरे, दुनियाँबाट लगियो। ठिक 23 साल हनन्याको मृत्यु भयो। यो हाम्रो लागि एक उदाहरण हो दुवै अगमवक्ताहरूको। यो समय यस्ता धेरै कुराहरू भन्न सकिन्छ। ध्यान दिनुहोस्, येशूले भन्नुभयो यो अन्तको समयमा फेरि यस्ता 2 आत्माहरू एकदम नजिकमा फेरि आउनेछन्। के यो सत्य हो? ध्यान दिनुहोस्, यो यसरी नै आज पनि त्यस्तै नजिकमा हुनेछ। यो अन्त समय हो। ओ बच्चाहरू, खुदाले हामी माथि अनुग्रह दिनुभएको छ। झुटे अगमवक्ता सत्ताको यति नजिक हुनेछन् कि हुन सके त चुनिएकालाई पनि भरमाउने छन्। विगत दिनहरूमा जसरी तिनीहरू चिनिएका थिए, आज पनि त्यसै नै चिन्नेछन्। ठिक त्यसै प्रकारले वचनमा सहेर येशू ख्रीष्ट ठिक हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। अब यो सब कुरा तपाईँ मनमा बसिरहोस्। जब तपाईँ टेपलाई सुन्नुहुन्छ, हुन सक्छ मेरो सेवा यस पृथ्वीमा सकिएर प्रभु मलाई उठाएर अर्थात् मृत्युमा लैजानु भए पनि, तपाईँ टेपलाई सुन्नुहोस् र यसमा बनिरहनुहोस्, मेरो आवाजलाई सुन्नुहोस् जो मैले तपाईँलाई भनेको छु। उहाँको आगमन भन्दा पहिला म प्रभुमा गए भने पनि केवल स्मरण गर्नुहोस्, मैले प्रभुको वचन भएर भनेको हुँ। ध्यान दिनुहोस्, तिनीहरू एकअर्कामा यति मेल खानेछन् कि हुन सक्यो भने त चुनिएकोहरूलाई पनि भरमा पार्नेछन्। एकै आत्माद्वारा त्यही अचम्मको काम, त्यही चिन्ह देखाए भने पनि, के यो सही हो? ठिक तिनै अगमवक्ताहरूको झै जो हामीले यहाँ सुनेका थियौ, अगमवक्ताहरू। अब यो म तपाईँलाई देखाउँछु लेखिएको। आउनुहोस् हामी 2 तिमोथीको 3 अध्यायलाई हेरौँ। यसलाई हामी छोड्ने छैनौ, हेर्नेछौ, र म यसलाई छोड्न चाहन्न। म यहाँ घडीलाई देखेको छु, मसँग धेरै कुरा छ भन्नको लागि, अहिले सायद भन्न समय कम छ। हेर्नुहोस्, ध्यान दिनुहोस् मात्र, म यहाँ पसिना बगाएर उभिएको छु, हेर्नुहोस्, तर पनि म आनन्दित छु र मलाई थाहा छ कि यो सत्य हो। 2 तिमोथी 3:8 पावल भन्नुहुन्छ, यदि स्वर्गबाट स्वर्गदूत पनि आएर मैले सुनाएको सुसमाचार बाहेक अर्को सुनाउँछ भने त्यो श्रापित हुनेछ। अब स्वर्गदूत नै आयो भने पनि, यो 2 थिस्सलोनिकी, मलाई माफ गर्नुहोस्, ध्यान दिनुहोस्, 2 तिमोथी 3:8 अब पावल यहाँ के भन्छन्। आउनुहोस् पहिले पदबाट सुरु गरौँ, ध्यानले सुन्नुहोस्। यदि तपाईँसँग बाइबल छ मसँगै पढ्नुहोस्, जो तपाईँसँग बाइबल छैन यसलाई ध्यानसँग सुन्नुहोस्। यो जानिराख कि अन्तिम दिनहरूमा, यो अन्तको दिनहरूमा अन्डरलाइन गर्नुहोस्, जब यो हुन गइसकेको छ, कठिन समय आउनेछन्। हामी यिनैमा छौ किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, अनज्ञाकारी, आमा बाबु प्रति बैगुणी र अपवित्र। आज यी मण्डलीलाई हेरौं जसमा हामी छौं, घुर्यानमा, यहाँसम्म कि पुरुषहरू स्त्रीको चाहिँ लामो कपालमा सड़कमा निस्किएका छन्, बिग्रिएका सदोमीहरू जस्तै। के तपाईँले यो सालको यस महिनाको रिडर डाइजेस्ट पत्रिका पढ्नुभयो? अमेरिकाका जवान जवानी 20-25 साल भित्रकाहरूलाई हेर्नुहोस्, कसरी जवानी अवस्थामा नै बुढा देखिन्छन्, अधवैंशी जस्ता बाल वृद्ध देखिन्छन्, उनीहरू नाश हुँदै गइरहेका छन्। विज्ञानले भन्छ कि यो अधवैंशी उमेरको मानिस र स्त्री अब जवानीका शक्तिबाट विलीन हुँदैछन्। उनीहरूका शरीर घिनाउन कामले भरिएको छ, चारैतिर दुर्गन्ध फैलिएका छन्। ओ अमेरिका, कहिलेसम्म तँलाई खुदा सुधार्नेको मौका दिनुहुन्छ? अब तेरो समय आइसक्यो। तैले संसारलाई दुर्गन्धमा डोर्याएको छस्। निन्दक, आमा बाबुको आज्ञा पालन नगर्ने, धन्यवाद रहित, अपवित्रता, स्वभाव रहित, माया रहित, एक अर्का प्रति साँचो प्रेम नभएका, पुरुषले स्त्री प्रति, स्त्रीले पुरुष प्रति स्वाभाविक प्रेम रहित, दुर्गन्धित, कामातुर, विश्वासघाती, झुटा दोषारोपण गर्ने, उत्ताउलोपन भएका, असललाई भन्दा खराबलाई रुचाउनेहरू। अर्को शब्द भन्ने हो भने तिमीहरू चिल्लाउने वाले झुण्ड। यहाँ मण्डलीमा आउँदै गर्दा कसैले यसो पनि भने सोध्यो, त्यहाँ माथि जानु हुँदैन, तिमीहरू त चिल्लाउने र कराउने किसिमको झुण्ड हो। देख्नुभयो, ती घृणा गर्नेहरू, उत्ताउला, घमण्डी, उच्च विचारका, खुदालाई भन्दा सुख विलासलाई मन पर्नेहरू। तपाईँ भन्नुहोला, भाइ बर्नम, तिनीहरू त कम्युनिस्ट हुन्। अब अर्को आयतले के भन्छ? भक्तिको भेष चाहिँ त लगाउने, तर के शक्तिलाई तिरस्कार गर्ने। वचन येशु ख्रिस्ट ठिक हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। शरीरमा यो दिनको लागि प्रतिज्ञा गरिएको जस्तो ठिक त्यसै गरी हनन्या, ठिक त्यसै गरी सिद्धकिया, ठिक त्यसै गरी बिलाम, ती दिनमा अरू झुटा आगम वक्ताहरू थिए। भक्तिको एक भेष, अभिषेक गरिएको सेवक, भक्तिको भेष त लगाउने तर उसको शक्तिलाई नकार्नेहरू। यसैले येशु ख्रिस्ट हिजो आज सधैँभरि एक समान, भक्तिको भेष त लगाउने तर उसको शक्तिलाई नकार्नेहरू। यसैले येशु ख्रिस्ट हिजो आज सधैँभरि एक समान, वचनलाई इन्कार गर्नेहरू। कसरी तिनले ती दिनमा येशूलाई इन्कार गरे? जसले येशूलाई तिरस्कार गरे, तिनीहरूले कसलाई तिरस्कार गरे त? वचनलाई तिरस्कार गरे। तिनीहरू हठधर्मी थिए, तिनीहरूको बाइबलबाट सिकाउँथे, तर वर्तमान समयको वचनलाई तिरस्कार गरेका थिए। आज तिनीहरू के हुन्? त्यही ठिक कुरा हो, अभिषेक गरिएका पेन्टिकोस्टको सुसमाचार गर्नेहरू, तर वर्तमान समयको लागि खुदाद्वारा प्रमाणित गरिएको प्रतिज्ञालाई इन्कार गर्नेहरू। येशू ख्रिस्ट हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। के तपाईँले यसलाई बुझ्नुभयो? किनभने तिनीहरू मध्ये कै ती हुन् जसले घरभित्र पसिकन पापले भरिएका नाना प्रकारका अभिलाषाले चलेका मूर्ख स्त्रीहरूलाई बसमा पार्छन्, जस्तो कि आजका महिला समितिमा स्त्रीहरूले बीचमा भइयो गरिरहेका छन्। कोही आउँछ र वचनको अनुवाद गर्ने कोसिस गर्छ र यसो भन्छ, दिदी बहिनीहरू, तपाईँहरू सबै ठिक गर्दै हुनुहुन्छ, तपाईँ आफ्नो कपाल काट्न सक्नुहुन्छ, यस मूर्खको कुरातिर नलाग्नुहोस्, जे गर्दै हुनुहुन्छ सबै ठिक गर्दै हुन्छ, देख्नुभयो? अथवा यदि तपाईँले पुरुषको कपाल लगाउनु भयो भने पनि ठिकै हो, यो त मनुष्यको हृदयबाट निस्कने कुरा हो, अपवित्र गर्छ, देख्नुभयो? के तपाईँले यो महसुस गर्नुभयो कि यसो गर्नाले तपाईँ दुष्टबाट अभिषिक्त हुनुभएको छ, लालच रूपी दुष्ट आत्माद्वारा? हेर्नुहोस्, तपाईँ संगीत टोलीमा गीत गाउनुहुन्छ, काटेको कपालमा है, यस्तो त तपाईँमा दुष्ट आत्माले भरिएको हुन्छ। यो त वचनको विरोधमा छ, यो बिल्कुल ठिक होइन, यही जो बाइबलले भनेको छ। र तपाईँ भन्नुहोला, ठिक छ, मैले त छोटो स्कर्ट लगाएको छु, यसले मलाई त असभ्य देखाउँदैन। यदि एक स्त्री पुरुषको पहिराव लगाउँछ भने यो त खुदाको दृष्टिमा घृणाको काम हो, नबदलिनुहुने। खुदाले यो भन्नुभएको छ, ओ यस्ता कति कुराहरू छन्। समय नभएकोले हामी प्रत्येकको वर्णन गर्न सक्ने छैनौ, समय छोटो भएको कारणले गर्दा। तर तपाईँलाई के सही हो के गलत हो पर्याप्त रूपमा थाहा छ। थाहा पाएर पनि फेरि म कसरी यसलाई गर्न सक्छु, कसरी म यसलाई गर्न सक्छु? ठिक छ, फेरि किन तपाईँ व्यर्थ कुरा गर्नुहुन्छ? म तपाईँको विरोधमा साक्षी छु। एक दिन न्यायको दिनमा तपाईँ यी कुराहरूबाट तपाईँ कहीँ लुक्न सक्नुहुने छैन। के मिकाले त्यो रोक्न सके? मुसा र योसुले पनि त्यस भिडलाई रोक्न खोजे, र लेबीले पनि तलवारले मानिसहरूलाई मारे, यद्यपि रोक्न सकेन के रोके त ठिक त्यसै प्रकारले उनीहरूले गर्दै आए यो त सुनिश्चित छ कि तिनीहरूले यो गर्नेछन् अनि तिनीहरूले यो गर्नेछन् यो त ठानिएको छ यो त यहोवा भन्नुहुन्छ तिनीहरूले यो गर्नेछन् के यस्तो भएको छ र संस्थायी मण्डलीहरू आफ्नो अशुद्धतालाई छोडी वचनतिर आएको देखिएको छ यो त यहोवा भन्नुहुन्छ वाला वचन पूरा भएको छ यो त हुनै सक्दैन के तिनीहरू ख्रिस्ट विरोधी हुन् हो ती ख्रिस्ट विरोधी हुन् यो त यहोवा यसो भन्नुहुन्छ वाला वचन हो यिनीहरूले यसै गर्नेछन् तब यसो भनेर के भयो फाइदा म तपाईँहरूलाई गवाई दिएर भन्दैछु र तपाईँ पनि भन्नुहुनेछ सबै विश्वासीहरू गहिरे विचार गर्नुहोस् मूर्ख स्त्रीहरूलाई बसमा पार्नेछन् यी सबै प्रकारका कार्य स्त्रीले गरेका छन् झुटा गम्बक्ताहरू अब ध्यान दिनुहोस् झुटा गम्बक्ताहरू म अगम्बक्ताहरूको विषयमा उठिएको छु अब अन्तको दिनमा तिनीहरूले के गर्छन् नाना प्रकारका अभिलाषाहरूले मूर्ख स्त्रीलाई बसमा पार्नेछन् ठिक हो मलाई थाहा छ कि धेरै जसो स्त्रीहरू यो सबै ठिक हो यस्तै हुनेछ जानिदिनुहोस् क्यालिफोर्नियामा यो घटना घट्नुभन्दा पहिला मैले के भनेको थिएँ तपाईँ लस एन्जलसका मानिसहरूलाई थाहा छ कि जब म पहिलो पल्ट आएको थिएँ त्यस समयको लेखाजोखामा आधा भन्दा ज्यादा कपाल काटेका स्त्रीहरू र दुष्ट चरित्रका मानिसहरूको संख्या धेरै भएको छ धेरै मात्रामा प्रचारकहरू संगठन लागेका छन् तपाईँको लागि त केही माफी छैन तपाईँको बीचमा जो सामर्थ्यको काम गरिएको छ यदि यही काम सदोम र गमोरामा गरिएको भए त यो आजसम्म बनिरहन्थ्यो हे कफर्नहुम त जो आफैमा स्वर्गदूतको नाममा प्रकट गरेको छ लस एन्जलस देख्नुभयो के भइरहेको छ यो समुद्र मुनि गइरहेको छ यो कहिले जान्छ मलाई थाहा छैन यो कहिले हुने हो तर यो समुद्रमा डुब्नेछ यदि म आफ्नो समयमा देख्न पाइन भने तिमी नौजवानहरू यस कुरालाई ध्यान दिनु यसको अन्त हुनु निश्चित छ सिक्न त सिक्छन् तर त्यसको ज्ञानमा कहिले आउन सक्दैनन् सत्यको जान्ने छैनन् यहाँ झट्का दिने वाला कुरा छ यो भागले झट्का दिन्छ यसलाई सुन्नुहोस् औ मोसालाई विरोध गर्ने जेन्नेस र जेम्ब्रेस जस्तै यिनीहरू पनि सत्यको विरोध गर्छन् यिनीहरू बुद्धि बिग्रेका र विश्वासको विषयमा रद्दी मानिसहरू हुन् जो एकपटक सन्तहरूको दिइएको थियो यसैमा बिग्रिएका छन् यिनीहरू बुद्धि बिग्रेका र विश्वासमा रद्दी मानिसहरू हुन् विश्वासको विषयमा र उसले पुत्रहरूको विश्वासलाई पितरहरूको विश्वासमा फर्काएर ल्याउनेछ पितरहरू फर्काउनेछ विश्वासको विषयमा निकम्मा के तपाईँलाई थाहा छ निकम्मा शब्दको अर्थ के तपाईँलाई थाहा छ निकम्मा शब्दको अर्थ स्कोफिल्ड बाइबलको अनुसार निकम्माको अर्थ हुन्छ धर्म त्याग यसको अर्थ यो हो यसरी भनिन्छ एपोस्टसी अब केही क्षण म यहाँ केही हेर्न चाहन्छु म सुनिश्चित त छैन सायद मैले यहाँ केही लेखेको छु तर म केही भन्न चाहन्छु यहाँ हेर्नुभन्दा पहिला म यो भन्ने छु अब केवल एक मिनट मात्र सत्यता र विश्वासको सन्दर्भमा निकम्मा व्यर्थ विश्वास त्यहाँ एकमात्र विश्वास छ यो बिल्कुल सही हो विश्वासको सन्दर्भमा व्यर्थता अर्थात निकम्मा अब म लुका 8 पढ्न चाहन्छु एक मिनट के तपाईँ लेख्न सक्नुहुन्छ के तपाईँ यसलाई पढ्न चाहनुहुन्छ र तिनीहरू सधैँ प्रार्थना गरिरहन् र निराशा नहुन् भन्ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो यसो भन्दै कुनै एउटा सहरमा खुदाको भय नमान्ने र मानिसको वास्ता नगर्ने एकजना न्यायाधीश थिए त्यसै सहरमा एउटी विधवा थिए त्यो त्यस कहाँ आइरहन्थे र भन्थे मेरो वादीको लागि मेरो न्याय गरिदिनुहोस् तिनले केही समयसम्म त मानेनन् तर केही समयपछि उसले आफ्नो मनमा भने म खुदाको डर मान्दिन मानिसको वास्ता पनि गर्दिन त्यसै सहरमा एउटी विधवा थिए त्यो त्यस कहाँ आइरहन्थे र भन्थे मेरो वादीको अघि मेरो न्याय गरिदिनुहोस् अनि प्रभुले भन्नुभयो सुन ती अधर्मी न्यायाधीशले के भन्दछन् अनि के खुदाले उसलाई रात दिन पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिन्न र म तिमीहरूलाई भन्दछु उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ तापनि जब मनुष्यको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास पाउँदैन र अब प्रश्न यो छ यसैलाई म लिन चाहन्छु प्रकाश 10 हामी यसलाई केही मिनटमा लिनेछौ र अर्को पदलाई पनि हेर्नेछौ उहाँले भन्नुभयो सातमा दूतको सन्देशका ती दिनहरूमा खुदाका गुप्त भेद खत्म हुने छन् यहाँ एक प्रश्न छ प्रश्न यो हो यदि तपाईँ यसलाई यस लाइनलाई आजको समयमा के यो पूरा हुनेछ त के म विश्वास पाउला त यस समयमा मलाकी 4 लेखेको पूरा भएको छ पुत्रको विश्वासको पुनरुत्थापना, पितरको विश्वासमा फिर्ता ल्याउने, वास्तविक विश्वासमा फर्किआउने अर्थात वचनमा देख्नुभयो। निकम्मा व्यर्थता एनएस र जेमरेस तिनीहरू उठ्नेछन्। अब दोस्रो तिमोथी 3:8 पनि सुन्नुहोस्। जसरी जेनेस र जेमरेसले मोसाको विरोध गरेका थिए, यी अन्तको दिनमा पनि ठिक त्यसरी नै निकम्मा व्यर्थका मानिसहरू प्रकट हुनेछन्। अब हेर्नुहोस् कहाँ यहाँ यसो भनिएको छ, भक्तिको भेष त लगाउनेहरू छन् अभक्तिहरू। अब जब तपाईँ घरमा फर्काउनेछ तब यसलाई पढ्नुहोला। यसैले म यसलाई पूरा गर्नेछु, यो आजको बिहान म सके त पूरा गर्नेछु। निकम्माको सन्दर्भमा रहन सहनमा निकम्मा होइन, यहाँ त तिनीहरू ठिक छन्, सभ्यताशील मानिस। अब ध्यान दिनुहोस्, जब मोसा यहोवा यसो भन्नुहुन्छ, प्रमाणित सन्देश लिएर मिस्र गए, इजरायलको बोलाए, त्यति बेला तिनीहरू साधारण मानिसहरू थिए, मण्डली थिएनन्। इजरायल मानिसहरू थिए, उनीहरू कहिले मण्डली थिएनन्। कारण यो हो कि शब्द चर्चको मतलब हुन्छ बाहिर बोलाइएकाहरू, उनीहरू प्रभुका मानिसहरू थिए। जब तिनीहरू वचनको मातातीमा अभिषिक्त भए र बाहिर बोलाइए, तब तिनीहरू चर्च या मण्डली बने, खुदाको मण्डली। तब तिनीहरूले खुदालाई छोडी पिछडिए, किनकि तिनीहरूले वचनमाथि जो खुदाको वचन थियो विश्वास गरेनन् र झुटो अगमवक्ताको कुरा सुने। म विश्वास गर्छु कि तिनीहरू पापमा पढे। इसरायल खुदाका मानिस भएकोले उनीहरू महान खुदाको हातमा भई निस्की आए, वचनद्वारा अभिषिक्त भए, खुदाको शक्तिमा भएर खुदाले गर्नुभएका अचम्मका कामहरू र चिन्हहरूलाई देखे। यसरी जब खुदाले तिनीहरूलाई डोर्याउँदै चलाउँदै हुनुहुन्थ्यो, त्यसै बीचमा झुठाका वक्ता आयो। अभिषिक्त र खुदाको वचन जो उनीहरूले सुनेका थिए त्यसको विरोधमा त्यसले सिकाउन लाग्यो। तब तिनीहरू हरेक त्यही जंगलको बाटोमा नाश भए, केवल 3 बाँचे। अब यो कुरा ध्यान राख्नुहोस्, जस्तो नोआका दिनहरूमा भएको थियो, जहाँ 8 प्राणहरू बचेका थिए पानीको बाढबाट, ठिक त्यसै गरी मनुष्यको पुत्रको आगमनमा पनि हुनेछ। जस्तो लोतका दिनहरूमा भएको थियो, जहाँ 3 सदोमबाट निकालिएका थिए, ठिक त्यसै गरी मनुष्यको पुत्र पनि समयमा प्रकट हुनेछ। मैले केवल बाइबलको आयतलाई देखाएको हुँ, प्रभुको यो वचन जुन चाहिँ स्वर्गहरू र पृथ्वी भित्र जानेछन्, तर वचन भित्र जाने छैन। यो त एक नगण्डे रूपमा हुनेछ। यहाँ ध्यान दिनुहोस्, मोसा हारुन समक्ष गए, मोसा खुदा भएका थिए, खुदाले मोसालाई भन्नुभएको थियो कि त खुदा होस्, भन्नुभयो हारुनको निम्ति त खुदा र तेरो भाइ हारुन तेरो निम्ति अगमवक्ता हो, त उसको मुखमा वचन हाल्नेछस् यदि त शुद्ध बोल्न सक्दैनस् भने, भन्नुभयो। तर कसले मानिसको मुख बनायो, कसले बनायो मानिसको बोल्ने, कसले बनायो लाटो पनि र बोल्ने पनि कसले बनायो, परमप्रभुले बनाउनु भयो। तब मोसा त्यहाँबाट गए, उसले त्यहाँ गएर के गरे, उसले त्यहाँ गएर सत्यको बारेमा बताए र खुदाले गर्नु भन्नुभएको आश्चर्य काम उनले त्यहाँ गरे। खुदाले उसलाई भन्नुभएको थियो, जाऊ आफ्नो लट्ठी लेऊ, लट्ठीलाई उठाऊ र त्यो सर्प बन्नेछ। उसले त्यसलाई हातमा उठाए र फेरि त्यही लट्ठीमा परिणत भएको थियो। भन्नुभयो फारोको अगाडि जाऊ र यसै गर र भन यहोवा प्रभु यसो भन्नुहुन्छ। जब यो फारोले देख्नेछ र भन्नेछ, हो कति गजबको जादुगर हो यो, भन्नेछ यसले यस्तो खास केही गरेको होइन, यो त एक किसिमको दिमागी खेल हो। तपाईँलाई थाहा छ, हामीसँग पनि यस्ता जादुगरहरू छन्, हाम्रो संगठनमा पनि यस्ता जादुगर्नेहरू पनि छन्। आउनुहोस् बिशप फलानो फलानो यहाँ आउनुहोस्, तपाईँ हाँ तपाईँ आउनुहोस्, हामीसँग पनि ठिक यस्तै प्रकारको काम गर्नेहरू छन्। यी सबै कुरा फारोमा भएर शैतान कुरा गरिरहेको थियो, अर्कोतिर मोसा भएर खुदा कुरा गरिरहनु भएको थियो। तर यिनीहरू जो जेनेस र जेमरेस पनि मुसा र ती मानिसहरूको अगाडि आए र जो जो काम मोसाद्वारा गरिएको थियो ती सबै चमत्कार उनीहरूले पनि गरे। तिनीहरूले चुनिएकाहरूलाई भ्रम पार्नेछन्, यदि हुन सक्यो भने त यो सही हो। जो जो काम मोसाले गरेका थिए त्यही त्यही काम तिनीहरूले पनि गरेका थिए। के तपाईँले यसलाई बुझ्नुभयो? अब याद राख्नुहोस्, यो वचनले यसो भन्छ, यो त फेरि दोहोरिनेछ यी अन्तका दिनहरूमा। के भिन्नता थियो त मोसा र जेमरेसमा? मोसाले भने रगत पानी भएर आओस्, र झुटाका वक्ताहरूले यसो भने, हाँ यो त रगतलाई पानीमा हाल्ने काम हामी पनि गर्न सक्छौ, र तिनले पनि गरे। तब मोसाले भने यहाँ माखाहरू आई आउन्। मोसाले यो कहाँबाट पाए? सिधा खुदाबाट प्राप्त गरे। र जेमरेसले के गर्यो? उसले भन्यो, ठिक छ हामी यो पनि यो गर्न सक्छौ, माखा पिस्सुलाई पनि ल्याउन सक्छौ। तिनीहरूले पनि त्यसै गरे। हरेक आश्चर्य कुरा जो मोसाले गरेका थिए उनीहरूले पनि त्यसै गरे। स्मरण राख्नुहोस्, आफ्नो विचारमा यसलाई बनाइराख्नुहोस्, केही क्षण पछि हामी यसलाई हेर्नेछौ। उनीहरूले सबै कुरा गरे जे जति मूसाले गरेका थिए, तर तिनीहरू वचनमा रहन सकेनन्, तिनीहरू वचनमा अडिग रहन सकेनन्। अब ध्यान दिनुहोस्, उनीहरूले यसो गरे, तर मूसा साँचो प्रभुबाट पठाइएको अगमवक्ता खुदाबाट आज्ञा पाएको थियो। मूसा तिनीहरूसित डराएन, न त उनले डराउन दिए कि हेर तिमीहरू यो गर्न सक्दैनौ, त्यो गर्न सक्दैनौ। मूसाले यसो भनेनन्। मूसाले त तिनीहरूलाई तिनीहरूकै इच्छामा छोडिदिए, तिनीहरूलाई सबै कुरा गर्न रोकेनन्। तिनीहरू संघ संस्था अगमवक्ताहरू थिए, तर गर्दै जाऊ अगाडिबाट। मूसाले केवल खुदाको द्वारा नै सुन्ने गर्थे र गएर सुने जो कुरा खुदाले भन्नुभयो, अब यो गर, तब मूसाले जान्थे र त्यसै गर्थे। मूसाले नयाँ काम गरे, जब तिनीहरूले त्यसो गरे, उनीहरू हरेकले उत्तेजनामा आई यी सबै काम गरे। यस्ता छन् तिनीहरू, तिनीहरूले गरे जो जो काम मूसाले गरेका थिए, ठिक त्यही त्यही काम तिनीहरूले पनि गरे। अब ध्यान दिनुहोस्, जब यी आए, ओ मानिसहरू हो, यसलाई तपाईँहरू नभुल्नुहोस्। जब साँचो अगमवक्ताले पहिला यी गरेर देखाए, तब नक्कली अगमवक्ताले पनि त्यो गरे, केवल नक्कल गर्ने देख्नुभयो। उनीहरूले नक्कल गरे देख्नुभयो, उनीहरूमा नक्कल थियो। दुष्ट केही पनि सृष्टि गर्न सक्दैन, यो त केवल सही कुराको बिगार्न मात्र सक्छ। र पाप के हो त? सही धार्मिकतालाई बिगार्ने नै पाप हो। व्यभिचार के हो? सही कामको बिगार्ने नै व्यभिचार हो। झूठ के हो? सच्चाईको गलत अनुवाद नै झूठ हो, एक बिगाड बिगार्ने काम। हननलाई हेरौं, साँचो वचनलाई बिगार्ने वाला। बिलामलाई हेरौं, साँचो वचनलाई बिगार्ने वाला। सिद्दिकियालाई हेरौं, साँचो वचनलाई बिगार्ने वाला। र बाइबल यसो भन्छ, यी मानिसहरू सत्य वचन जो सच्चाईद्वारा प्रमाणित गरिएको छ, यस सच्चाईलाई बिगार्ने वाला आउने छन्। हरेक ठाउँमा सुसमाचारको प्रचार गर, हरेक कुना कुनामा आफ्नो सेवाको काम पूरा गर, किनकि यस्तो समय आउनेछ कि मानिसहरू खरो उपदेशलाई सहन सक्ने छैनन्। तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहन्छन्। लोभी शिक्षकहरू तिनीहरूको बीचमा हुनेछन्, कानलाई कन्याउने, र जो तिनीहरूलाई मन पर्छ त्यही गर्नलाई तत्पर हुन्छन्। अनि यो सही हो। आज हामी यस्तै अचम्मका काम र चिन्हहरू देखिरहेका छौँ। सत्यबाट फर्किनेछन् र कथा कहानीतिर मन लगाउनेछन्। ओ पवित्र आत्मामा सावधान रहो, हाम्रै आँखाको अगाडि यो स्पष्ट हुनेछ कि मनुष्य आफ्नै आत्मामा भयभीत हुन जान्छ। यो भवनको लागि जगको ढुङ्गा राखौं र कागजको टुक्रालाई पढाऊ जो 33 साल पहिला लेखिएको थियो। हेरौं, सातमा मार्गमा उहाँले त्यस बिहानको के भन्नुभएको थियो जब यो जगको ढुङ्गा राखिएको थियो। अब यसलाई ध्यान दिनुहोस्, त्यो नदीमा के भएको थियो? ध्यान दिउ, जब प्रभुको दूत त्यहाँ आएको थियो, प्रभुको दूत त्यहाँ आगोको खाम्बोको रूपमा आएको थियो। त्यस नदी ओहायोको किनारमा सयौं मण्डली र मानिसहरू त्यहाँ उभिएका थिए। दूतले के भन्यो? हेर्नुहोस्, जे कुरा दूतले भनेको थियो के त्यो पूरा भएको छ? यो बुझ्नलाई कठिन छ, मलाई थाहा छ, यो बुझ्न कठिन छ भाइ हो, यो कठिन छ, तर यो सत्य हो। बाइबलले भन्छ, येशू आफैले स्वयं भन्नुभयो, हुन सक्यो भने त यसले चुनिएकाहरूलाई पनि भ्रम पार्छ। चाहे तपाईँ जति सम्झाउने कोसिस गर्नुहोस्, तिनीहरू यसलाई बुझ्न सक्षम हुने छैनन्। यदि यो सम्भव भयो त फेरि चुनिएकाहरू पनि भ्रम पर्नेछन्। ध्यान दिनुहोस्, यी मानिसहरू तब आए जब खुदाको साँचो अभिषिक्त आएको थियो, उहाँको साँचो अगमवक्ता मूसा। जब मूसाले ती सबै कुरा गरे, तब ती नकल्ची झुटाले पनि यसलाई नकल गरे। अब भाइहरू र बहिनीहरू, म यो मेरो आफ्नै मण्डली हो, मलाई यो अधिकार छ कि म कुनै कुराको पनि प्रचार गर्न सकूं जो कि खुदाको वचन अनुसार म प्रचार गर्न सकूं, र म मानिसलाई दोष लगाउँदिन। तर आउनुहोस्, हामी हेरौं कि हामी कुन समय र कुन युगमा रहेका छौँ। आज हामी कुन युगमा रहेका छौँ सोचौं। भाइ रुडेललाई मेरो सलाम छ, भाइ जुनियर ज्याक्सन र यहाँ भएका सबैलाई, हाम्रा सहयोगी मण्डलीलाई पनि। केही समय मैले उनीहरूलाई भने भुलेको थिएँ, मैले सोचेको थिएँ तिनीहरू यो सन्देशलाई केही अर्को ठाउँमा सुनिरहेका होलान् भन्ने मैले सोचेको थिएँ, यही वा कहीँ अर्को ठाउँमा आज बिहान, किनकि यहाँ पर्याप्त ठाउँ नभएकोले। केही समयको लागि यसको बारेमा सोचौं। उनीहरूले ठिक त्यही आश्चर्य कर्म गरे जो मूसाले गरेका थिए। मूसाले माखा ल्याए, तिनीहरूले पनि नकल गरेर माखा ल्याए। देख्नुभयो, प्रभुले भन्नुभयो, जुन दिन तैले त्यो खानेछस् उसै दिन त मर्नेछस्। शैतान त्यहाँ आयो र भन्यो, निश्चय त मर्ने छैनस्, त केवल बुद्धिमान हुनेछस्। तसँग अझ सभ्यता युक्त संघ संस्था हुनेछ, एक असल। तपाईँले बुझ्नुभयो, तँलाई थाहा छ, तेरो लागि सबै कुरा ठिक हुनेछ, प्रकाश पनि आउनेछ। देख्नुभयो, यसले केवल के गर्छ? बिगार्छ। यो कुरा याद राख्नुहोस्, यहोवा यसो भन्नुहुन्छ, दोस्रो तिमोथी 3:18, अन्तको दिनहरूमा एनएस र एमरेस पृथ्वीमा हुनेछन्। अब म तपाईँहरूलाई यो भन्न चाहन्छु कि यी दुईजनालाई हेर्नुहोस्, नक्कल गर्नेहरू। अब हामी सदोमतिर हेर्न जाँदैछौ कि सदोममा के भएको थियो, केही क्षणमा यसलाई हेर्नेछौ। त्यहाँ तीन स्वर्गदूतहरू आएका थिए र हेर्नुहोस् कि त्यहाँ नक्कल गर्नेहरू देख्नुभयो, जो चाहे सही थिए या गलत थिए, देख्नुभयो। हेर्नुहोस्, ध्यान दिनुहोस्, तिनीहरूले ठिक त्यही आश्चर्य कामहरू गरेका थिए। तर ध्यान दिनुहोस्, खुदाद्वारा पठाइएको र साँचो वचनले अभिषिक्त सत्य आगमवक्ताद्वारा गरिएका आश्चर्य कर्म गरेपछि मात्र ती झुटेहरूले नकल गरेका थिए, सत्य आगमवक्ताले गरेपछि मात्र झुटेले गरे। मलाई अचम्म लागेको छ कि एक मिनटको लागि हामी यसलाई विचार गरौं। तपाईँलाई यादै होला, लगभग 20 वर्ष पहिला धेरै भएको छैन, जब मानिसहरूसँग हात मिलाउँथे त्यस समय एउटा चिन्ह देखिने गर्थ्यो। हेर्नुहोस्, त्यति बेला चारैतिर धेरै मानिसहरूको बीचमा यो चिन्ह प्रकट हुन्थ्यो। कसैले आफ्नो दाहिने हातमा त कसैले आफ्नो देब्रे हातमा चिन्ह पाएका थिए त कसैले त यसलाई नाकले पनि सुँगे। यस्ता सबै चिन्ह सबैले देखे र म अचम्भित थिए। प्रभु, यस समय तपाईँलाई भन्ने अनुमति मलाई दिनु कि साँचो वास्तविक सच्चाई के थियो। तर एक दिन तपाईँलाई थाहा लाग्नेछ, यो त केवल उनीहरूको मूर्खताको प्रकट गर्नको लागि थियो, यो त आरम्भदेखि नै ठिक थिएन। यदि प्रभुले अनुमति दिनुभयो भने म एक दिन तपाईँलाई जरुर बताउनेछु। अब ध्यान दिनुहोस्, तिनीहरूले पनि त्यही आश्चर्यकर्म गरेका थिए, तर पहिला तिनीहरूले गरेनन्। ध्यान दिनुहोस्, साँचो वचनद्वारा पहिला नआएसम्म तिनीहरूले यसलाई गर्न सकेका थिएनन्। यसै प्रकारले शैतानले पनि अदनको बगैँचामा ठिक यसै गरेको थियो र सर्वदा यसै प्रकारले शैतानले गर्ने गर्छ। पहिला कसले अगाडि गरेको थिए, मुसाले गरेका थिए? दृश्यमा सबभन्दा पहिला को आएको थियो, मुसा या बिलाम? मुसा आएका थिए। दृश्यमा सबभन्दा पहिला को आएका थिए, यर्मिया या हनन्याह? के तपाईँले मेरो मतलब बुझ्नुभयो? याद राख्नुहोस्, तिनीहरूले नक्कल गरेका थिए, सांसारिक नक्कल गर्नेहरू। तिनीहरूले यो सोचेका थिए कि हामीले खुदाको सेवा निष्कपट रूपमा गरेका छौँ भने। गएको हप्ता हामीले हेरेका थियौँ कि कसरी दाउदले खुदाको सेवा गरेका थिए भने, तर सांसारिक नकल गर्नेहरू। म केवल एक मिनटको लागि रोक्नेछु। म चाहन्छु कि तपाईँहरू यी कुराहरूलाई लिएर सोच्नुहोस्। यदि म यसलाई नभुलु, वास्तवमा पवित्र आत्माले यसलाई प्रकट गर्नुहुनेछ, खास गरेर चुनिएकाहरूलाई उहाँले बताउनुहुनेछ। बुझ्नुभयो? फारोको संस्थाले यसो भन्नेछ, हामीसँग पनि मानिसहरू छन् जो मोसाले गर्ने आश्चर्य कामहरू गर्नेछन्। बुझ्नुभयो? किन फारोले यसो गर्यो त? किनभने खुदाले यसो गर्न अनुमति दिनुभयो। किन खुदाले मिश्रमा आफ्नो अभिषिक्त अगमवक्तालाई चिन्ह र ती काम गर्न पठाउनु भयो? किन फारोको अगाडि पठाउनु भयो र संघ संस्थाको मण्डलीका मानिसहरूको अगाडि त्यसको नकल गर्नलाई अनुमति दिनुभयो? किन? किन खुदाले एक नकल गर्नेवालाको अनुमति दिनुहुन्छ कि त्यो ठिक त्यही काम गर्ने जुन चाहिँ काम खुदाको वास्तविक आत्माले गर्नुभएको थियो? देख्नुहोस्, पवित्र शास्त्रको वचन अवश्य नै पूरा हुनुपर्नेछ। ध्यान दिनुहोस्, खुदाले यो यस कारणले गर्नुभयो कि त्यो फारो र मिश्रहरूको हृदयलाई कठोर गरेर उनीहरू त्यो सिद्ध प्रमाणित गर्ने कोसिस गरे कि केवल मुसा मात्रै थिएनन् जोसँग सत्य वचन थियो भनेर प्रमाणित गर्न खोजेका थिए। उनीहरू पनि त्यही काम गरून् जो मुसाले गरेका थिए। यी अन्तिम दिनहरूमा पनि खुदा किन त्यस्तै प्रकारका कार्य गरेर दिनुभएको हो त? जस्तो प्रकारले झुटो आत्माले सिद्धकियालाई भन्यो, आहाबको लडाईमा पठाउनको लागि हामी के गरौं कि जसको कारण आहाब मारियोस्, लाउडिकियाको मण्डलीको अवस्थाको विषयमा आफूले गर्नुभएको अगमबाडीको खुदा तिनीहरूको द्वारा नै जो उनकै संस्थायी मण्डलीको सिद्धान्तमा विश्वास राख्छन् ठिक त्यसै प्रकारले पूरा हुन दिनुभयो हुनेछ। किनकि तिमी भन्दछौ म धनी छु, मलाई केही चिजको कमी छैन, म एक रानी नै बसेको छु, केही आवश्यकता छैन। तिमीलाई यो थाहै छैन कि तिमी अभागी र तुच्छ र कंगाल र अन्धो र नाङ्गो छौ, र यसै कारण म तिमीलाई सम्मति दिन्छु। उहाँले भन्नुहुन्छ, मसँग आएर किन मूल्य लिएर तेल र सुन। उहाँले यो किन गर्नुभयो? किन खुदा यी अन्तिम दिनहरूमा नकल गर्नेहरूलाई उदय हुन दिनुहुन्छ जबकि यी कुराहरू खुदाको साँचो वचनद्वारा पूरा भइरहेको छ? खुदाको साँचो वचनलाई तिरस्कार गर्नेहरू र झुटा नक्कलीहरूलाई कि त्यही काम गर्न दिनुभएको छ त? उहाँले मुसालाई सबै गर्न दिनुभयो र फारोले यसको विरोध गरेको थियो र एनएसर यामरेसले पनि मुसाको विरोध गरेका थिए। पवित्र शास्त्रले यसो भन्छ, यी अन्तिम दिनहरूमा यी कुराहरू दोहोरिने छन्। हामी यिनै अन्तिम दिनहरूमा रहेका छौँ, हामी यिनै अन्तिम दिनमा रहिरहेका छौँ। यदि पवित्र शास्त्रका यी कुरा आज पूरा नभए फेरि कहिले पूरा हुने त? के मोसाले झुटेहरूसँग डराएर तिनीहरूलाई भने, सुन सुन तिमीहरू यसो गर्न सक्दैनौ, सुन म मात्र एक हुँ जो एक सबै कार्य गर्नको लागि खटाएको हुँ अर्थात पठाएको हुँ, तिमीहरू यसलाई गर्न सक्दैनौ, अहिले नै बन्द गर नगर? के मोसाले यसो गरेर होइन, तिनले तिनलाई त्यसै गर्न दिए, उनीहरूले त्यसै गर्न दिए उनले। स्मरण राख्नुहोस्, बाइबलले यसो भन्छ, जुन प्रकारले तिनीहरूको मूर्खता त्यस समय प्रकट भएको थियो, ठिक त्यसै प्रकारले ती अन्तिम दिनहरूमा पनि यिनका मूर्खता प्रकट हुनेछन्, जबकि दुल्हनको रेप्चर अर्थात स्वर्गारोहण हुनेछ आकाशमा। ध्यान दिनुहोस्, मूसा साँचो वचनको प्रकटीकरण थियो, कहिले पनि मूसाले तिनीहरूलाई रोकेनन्, बरु उनकै इच्छामा छोडिदिए। तर खुदाले फारोको हृदयलाई यस कारणले कठोर पार्नुभयो कि फारो बहकियोस्। खुदाले ठिक त्यसै गरी अहाबलाई पनि बहकिन दिनुभयो, र मिका एक साधारण व्यक्ति तिनीहरूको अगाडि बोल्दै गरे, प्रभु यसो भन्नुहुन्छ। यहाँ एक अर्को पनि छ अभिषेक गरिएको, यसो भन्दै प्रभु यसो भन्नुहुन्छ। यहाँ एक अर्कामा भिन्नता थियो, एकले अर्काको विपरीत थिए। आज हामी गर्वको साथ उभिन सक्छौ कि प्रभु यसो भन्नुहुन्छ भन्दै बप्तिस्मा प्रभु येशूको नाममा यो अन्तिम दिनहरूमा, र अर्कोतर्फ मानिसहरूले अचम्मक काम देखाएका छन् र त्रिएकतामा छन्। मलाई त्रिएकता शब्द बाइबलमा कहीँ छ भने देखाउनुहोस्। त्रिएकता शब्द बाइबलमा कहाँ छ? तीन खुदाहरू बाइबलमा कहाँ छ? देखाउनुहोस्। यस्ता कुरा बाइबलमा कहाँ छन्? देखाउनुहोस्। यी सबै कुरा प्रभुको वचन अनुसार होइनन्। यदि छ भने मलाई देखाउनुहोस् कि बाइबलमा पिता पुत्र पवित्र आत्मामा उपाधिहरूमा कहीँ बप्तिस्मा दिएको छ भने। यी सबै कुराहरू देखाउनुहोस्। दिदी बहिनीहरू कहीँ छ भने देखाउनुहोस्। ल, यो पनि कहीँ कपाल काट्नु भनिएको छ भने पनि देखाउनुहोस्, या कपाल लामो राख्नु भने पनि देखाउनुहोस्। यो सबै देख्नुभयो, तपाईँ यो गर्नुभएको ठिक छैन। कपाल काट्ने स्त्रीले उपाधिहरूमा बप्तिस्मा लिन, तीन खुदाहरू, यो सबै पागलपन हो, यो सब पुरानो भ्रम हो। तर बाइबलले भन्छ र उहाँले प्रतिज्ञा गर्नुभएको छ, यी अन्तिम दिनहरूमा उहाँ एलियाको आत्मा पठाउनेछ, ती मानिसहरू जो खुदाका सन्तान हुन् उनले बोलाउने छन्, आरम्भिक विश्वासमा जो आरम्भमा थियो वचनमा भएर। वचनले प्रमाणित गरेको छ कि मनुष्यको पुत्र यी अन्तिम दिनमा हुनेछ, जसरी ठिक सदोममा भएको थियो, हिजो आज सधैँभरि खुदा एक समान। उहाँले यसो गर्ने प्रतिज्ञा गर्नुभएको थियो। यो त खुदाको प्रतिज्ञा हो, यो त यहोवा यसो भन्नुहुन्छ, यो पक्का वचन हो। ध्यान दिनुहोस्, उनीहरूले ठिक त्यसै गर्दै गए जस्तो मूसाले गरेका थिए, तबसम्म गर्दै गए जबसम्म खुदा वाक्क दिक्क हुनु भएन, तबसम्म गरिरहेका थिए। अब ध्यान दिनुहोस्, स्मरण गर्नुहोस्, यो यहोवा यसो भन्नुहुन्छ कि अन्तको दिनमा पनि यस्तो घटना घट्नेछ। अब दुनियाँ संसारलाई हेर्नुहोस्, प्रत्येक मत सिद्धान्तलाई हेर्नुहोस्, प्रत्येक जाति समुदायलाई हेर्नुहोस्, हरेक मनुष्यलाई हेर्नुहोस्, हरेक मण्डललाई हेर्नुहोस्, ती प्रचारकहरू हो। म तिमीहरूलाई ख्रिस्टको नाममा आज्ञा दिन्छु, यो गर्दै जाऊ। म तिमीहरूलाई आज्ञा दिन्छु कि गोर्खा पत्र पढ र मनन गर, जहाँ जान चाहन्छौ जाऊ, जे गर्न मन लाग्छ गर, कहाँ कहाँ खोज्ने हो खोज। केही कुराहरू आज पृथ्वीमा भएको देखेका छैनौ? देख्नुभयो? तब मत्ती 24:24 एकदमै साँचो हो। अन्तका दिनमा झुटे अभिषिक्तहरू उठ खडा हुनेछन् र झुटे अगमवक्ताहरू आउनेछन् र धेरैलाई भ्रममा पार्नेछन्। अब त्यसै अनुपातमा ध्यान दिनुहोस्, जो आज पूरा भइरहेको छ, धेरैलाई भ्रममा पारेका छन्, धेरैजना भ्रमित हुनेछन्। अभिषिक्तहरू, अगमवक्ताहरू, ख्रिस्टहरू, यी सबै बहुवचनमा छन्। धेरै प्रकारका भिन्न भिन्न मेथोडिस्ट मण्डली, ब्याप्टिस्ट मण्डली र पेन्टिकोस्टल मण्डली, थाहा पाउनुभयो? तपाईँले देख्नुभयो? तर यहाँ ख्रिस्टको साँचो आत्मा केवल एक छ, यो वचन देहधारी, जस्तो कि उहाँले प्रतिज्ञा गर्नुभएको थियो। अब हामी पवित्र शास्त्रका अरू पनि पदहरूलाई हेर्दै अलिकति अगाडि बढ्नेछौ। जब खुदा तिनीहरूसँग वाक्का दिक्क हुनुभयो, तब उहाँले उनीहरूलाई कार्य जो झुटा र नकाली थिए बन्द गराउनु भयो र उनीहरूको मूर्खतापूर्ण कामलाई प्रकटीकरणमा ल्याउनु भयो। ध्यान दिनुहोस्, याद राख्नुहोस्, भुस पनि हेर्नमा गहुँ जस्तो देखिन्छ, देख्नुभयो? तपाईँ लुथरको युग, डाँठको युगलाई गहुँ भनी भन्न सक्नुहुन्न। फुल फल नै गहुँ थियो, फेरि पनि त्यसमा जीवन थियो। फुलपात ठिक हो, फुलपातको जीवन हुनु ठिक हो, तर स्मरण राख्नुहोस्, जीवन फुलपातबाट बढ्दै गयो, गहुँसम्म पुग्यो, एलियाबाट एलिसामा बढ्यो, जीवन हमेसा अगाडि बढ्दै जान्छ। तर स्मरण राख्नुहोस्, यो त अर्को अवस्था हो, यो एकै अवस्थामा रहँदैन, अवस्थाको परिवर्तन हुन्छ। बितेको युगको खाना हामी आज खान सक्दैनौ, हामी पेन्टिकोस्टल मेथोडिस्ट बाप्टिस्टको खाना खान सक्दैनौ, हामीसँग ताजा खाना छ। यस समयको वचन रूपी खाना हाम्रो आफ्नो खाना समय अनुसार सन्देश हो, हामीसँग ताजा खाना छ, उनीहरूसँग बासी खाना छ। ध्यान दिनुहोस्, भुसा ठिक गहुँ जस्तो देखिन्छ, तपाईँ सक्नुहुन्छ, यो बेलामा चाहिँ गरेर देखिँदैन, त्यो भुसामा भएर देखिँदैन, तर यो त ठिक भुसी जस्तै देखिन्छ, यो देख्नमा चाहिँ देखिँदैन। यीशु मसीह एक समान हिजो लुथरनको युगमा, वेस्लीको युगमा र पनि पेन्टिकोस्टको युगमा पनि देखिएन। हुन सक्यो भने त चुनिएकाहरूलाई पनि भ्रममा पार्छ यसले, भुसीले, देख्नुभयो? त्यो त तपाईँको युग थिएन, तपाईँको युग त यो हो आजको युग। तर स्मरण राख्नुहोस्, अन्तिम दिनहरूमा पेन्टिकोस्टल मण्डली लाउडिसियाको स्थितिमा थियो र ख्रिस्ट जो स्वयं दाना हुनुहुन्छ उहाँले यस मण्डलीलाई बाहिर निकालिदिनुभयो, भुसीलाई गहुँको दानाबाट निकालिदिनुभयो। जब ख्रिस्टले आफूलाई मण्डलीमा प्रकट गर्न चाहनुभयो तर मण्डलीले उहाँलाई बाहिर निकालिदियो, प्रभु येशु अर्थात वचनलाई बाहिर निकालिदिए। अझै पनि यो आफूलाई मण्डली भनी चिनिन्छ, अझै पनि यो मण्डलीले भन्छ कि म अभिषिक्त हुँ, जबकि वचनलाई चर्चबाट बाहिर निकालेका छन्। तर यहाँ ख्रिस्ट जो स्वयं वचन हुनुहुन्छ, जो अभिषिक्त वचन, जो कि केवल आफ्नो शरीर अर्थात दुल्हनको लागि ल्याउनुहुनेछ। एउटै वर्षाको पानीले गहुँ पनि र जंगली दाना पनि सिँचिएका थिए, दुवै पानी वचनद्वारा अभिषिक थिए। केवल पहिलेदेखि नै चुनिएकाहरूले मात्र भिन्नता छुट्याउन सक्नेछन्। अब एफिसी 5:1 यसको विषयमा तपाईँलाई भन्नेछ कि यो के कस्तो थियो भनेर। ती सबै अभिषिक्तहरू थिए, प्रभुको महिमा होस्, हामी यहाँ स्वतन्त्र छौँ, हालेलुया, यसो भनेर सबैले भन्छन्। हामी ओ हालेलुया, हामी भिन्न भाषा बोल्छौँ, उफ्रन्छौँ, हाम्रा स्त्री स्वतन्त्र छन्। यस्ता सबै कामहरूद्वारा मानिसहरू यी सबै कुराहरू मण्डलीमा राख्ने कोसिसमा छन्। देख्नुभयो, अगाडि बढ्नुहोस्, जो तपाईँ गर्न चाहनुहुन्छ तपाईँलाई कसरी रोक्दैन। भन्छन् भिन्न भाषा बोल्नु ठिक हो, हामी चिल्लाउँछौ, हामी आत्मा नाच्छौ, हामी वचन प्रचार गर्छौ, यो कुरा सबै ठिक हो, यसको विरोधमा भन्नुपर्ने केही छैन। बाइबलमा पनि यी मानिसहरूले यसै गरेका छन्। येशूले भन्नुभयो, यदि हुन सकेसम्म त चुनिएकाहरूलाई पनि भ्रममा पार्न सक्छ, चुनिएकाहरूलाई पनि। अब भुसलाई ध्यान दिनुहोस्, जब परिपक्व गहुँको दाना भुइँमा छरियो, त्यो परिपक्व दाना संघ संस्था रूपी दाना थिएन, यो त केवल स्वयं एक दाना थियो। तर जब यो उम्रेर आयो तब यो अब दाना रहेन, तब त त्यो संघ संस्थामा भयो। देख्नुभयो, पात सँगै डाँठ पनि। तब यो अर्को अवस्थामा आयो जो कि पुष्पावस्था आयो, र पनि अझै सुरुको दाना अवस्थामा आएको थिएन, यो त एक संघ संस्थायी अवस्थामा थियो, दानाको अवस्थामा आएको थिएन। यो डाँठको अवस्थामा धेरै पातहरू लगभग पेन्टिकोस्टलको रूपमा देखिएका थिए। यसलाई ध्यान दिनुहोस्, यो लगातार विकसित रूपमा गइरहेको छ, लगभग ठिक त्यसै गरी बढिरहेको छ। अब यसमा बाला लागेको छ जो हेर्नमा ठिक गहुँको दाना जस्तो देखिएको छ, तर अन्तमा यो संगठनको रूपमा छोडी असल गहुँको दानामा बदलिएर प्रकट हुन जान्छ। अब यहाँ भुसीको आवश्यकता पर्दैन, संगठन त केवल भुसी हो, अब भुसी रहेको छैन, डाँठलाई त मर्नै पर्छ, भुसी त अवश्य नै मर्नेछ, यी बाहिरी तत्व त अवश्य मर्नेछन्, तर गहुँको दाना जीवित रहन्छ। यो त पुनरुत्थानित शरीर हो जो फेरि त्यही असल गहुँको दाना भई जीवित रहन्छ। जो पछिल्ला थिए तिनीहरू अब अघिल्ला भएका छन्, जो अघिल्ला थिए तिनीहरू अब पछिल्ला हुनेछन्। बुझ्नुभयो, पुनरुत्थानमा फेरि त्यही पहिलाको जीवन आउँछ। के तपाईँहरू यसलाई बुझ्नु भएको छ? ठिक छ, गहुँको दाना हो, भुसी ठिक गहुँको दाना जस्तै देखिन्छ। यसलाई ध्यान दिनुहोस्, एक मनुष्य गहुँ या अन्य कुराको खेती गर्छ, केही अर्को कुरा यो देखेर भन्नेछ प्रभुको स्तुति हो, उस खेतीको भन्नेछ कि मसँग गहुँको असल बारी छ, जबकि गहुँको एक पनि दाना छैन, केवल गहुँको खेती छ उसँग। यो हेर्नमा एकदमै गहुँ चाहिँ देखिन्छ तर दाना हुँदैन, केवल भुसी हुन्छ। साथीहरू हो, जो मैले भनेको थिएँ त्यसलाई अब हेर्नुहोस्। जब पहिलो गहुँको दाना अर्थात ख्रिस्टको शरीर दुल्हन भूमिमा खस्यो अर्थात मर्यो, त्यसपछि पहिलो पटक जागृति कहिले आयो? के यो सत्य हो कि ख्रिस्टले आफ्नै दुल्हन रूपी कलिसियाको संगठित गर्नुभयो, उहाँको मण्डललाई के संगठन राख्नुभयो त? होइन, उहाँले कहिले पनि आफ्नो दुल्हन रूपी मण्डललाई संगठन राख्नु भएन। उहाँले केवल प्रेरितहरू, अगमवक्ताहरू र यस्तो कुराहरूलाई राखी मण्डललाई शुद्ध पार्नुभयो, मण्डललाई चोखो राख्नुभयो। तर मिसिया रोममा 326 साल ईस्वी सम्बत कलिसियाको संगठित गरिएको थियो, मण्डली संगठित बनाइयो, यो सत्य हो। त्यस समयदेखि मण्डली संगठनमा परिमर्यो, जो कोही यस संगठित कलिसियाको सहमतिमा नआएकाहरूलाई मार्न लगाइयो। यो क्रम आजसम्म चल्दै आएको छ। यो वचन रूपी दाना अन्धकारको युगमा सयौं सालसम्म भूमिको मुनि रहिरह्यो, तर लुथरको युगमा यो निस्किएर बाहिर आयो। दानाबाट सानो अङ्कुर अब त्यस बेला निस्केर आयो, त्यसपछि त्यसमा अङ्कुरित अङ्कुर विकसित भई बढ्न लाग्यो, त्यो बढ्दै गयो। जुङ्गलीको समयमा जागृति आयो, यसै प्रकारले बढ्दै गयो र अन्य संगठनमा पनि जागृतिको रूपमा बढ्दै गयो। केही समय पश्चात एङ्ग्लिकन कलिसियाको प्रारम्भ भयो, केही जागृति पछि तत्पर फेरि त्यो भयो। बाला रूपी एक नयाँ जागृति लिएर वेस्ली आयो, के भयो? यो अलिकति गहुँको दाना जस्तो थियो, देखिन्थ्यो, बाला रूपी नयाँ एक जागृति लिएर वेस्ली आयो। तब त्यसको फेरि के भयो त? जीवन अब बोक्रोमा सम्म पुग्यो, बोक्रो लगभग पुरै रूपमा गहुँ जस्तो देखिन्थ्यो, जीवन अब बोक्रोसम्म पुग्यो, बोक्रो लगभग पुरै रूपमा गहुँ जस्तो देखिन्थ्यो। तर अन्तमा गएको 8 वा 10 वर्षमा यसको मूर्खताको प्रकट भइहाल्यो, खास गरेर बितेको 3 सालमा। अब यो के हुँदैछ? गहुँको दानाले भुसी अर्थात बोक्रोलाई छोड्दैछ। अब हेर्नुहोस्, गएको 20 वर्षबाट यता यो मानव जाति जागृति संगठन किन बनेको छैन त? यहाँ अभिषिक्त गरिएका अगमवक्ताहरू छन्, अभिषिक्त गरिएका शिक्षकहरू छन्, यस्ताहरू पनि छन्। फेरि किन यो संगठन बढेन त? दाना भन्दा अगाडि अरू केही छैन, यो दानाको अवस्था पुगेको छ, बुझ्नुभयो? अब यो दाना बनिसकेको छ, बिना संगठित फेरि त्यही दाना बनेको छ। हो, मेरो एक अन्धोले पनि यसलाई बुझ्न सक्छ। यो जागृति कलिसिया संगठित हुनै सक्दैन, यो त संगठनको पक्का विरोधी हो। यो त स्वयं एक गहुँको दाना हो, गहुँको दाना संगठित हुने छैन। मनुष्यको पुत्र शरीरमा भई आउनेछ र गहुँको दाना फेरि पुनः आफ्नो असली रूपमा आउन सक्नेछ। अन्तका दिनहरूमा फेरि मनुष्यको पुत्र वापस आउनेछ। यी अन्तिमका दिनहरूमा चुनिएकाहरूलाई भ्रम पार्नको लागि झुठेर नकल गर्नेहरू आउनेछन्। चुनिएकालाई पनि भ्रम पार्न सक्छन्। तिनीहरूका संगठन रूपी बोक्रालाई हेरौं त कसरी अब गहुँको दानाबाट अलगिँदैछन्। यो त केवल गहुँको दाना थाहा पाउनेछ, चुनिएकाहरूले थाहा पाउनेछन्, जो कि चुनिएकाहरू त्यही दानामा हिस्सेदार हुन। ध्यान दिनुहोस्, कति सुन्दरताबाट यसलाई देखाइएको छ। केवल हेर्नुहोस्, सत्य अभिषिक्तहरू, चुनिएकाहरू, पहिलेदेखि नै चुनिएकाहरूले मात्र यो गर्न सक्छन्। एफिसी 5:1-5 हेर्नुहोस्, पहिलेदेखि नै ठहराइएका चुनिएकाहरू, यिनै पहिलेदेखि नै चुनिएकाहरू हुन् जो बहकाममा अर्थात भ्रममा पर्ने छैनन्। ध्यान दिनुहोस्, चुनिएका अर्थात अभिषिक्त अगमवक्ताहरू झुटा हुनेछन् र तिनीहरूकै बीचमा साँचो अभिषिक्त पनि हुनेछ। तपाईँ यसलाई कसरी भन्न सक्नुहुन्छ? वचनद्वारा यसलाई चिन्न सक्नुहुन्छ, जस्तो कि हामीसँग एक प्रतिबिम्ब छन्। के तपाईँले यसलाई बुझ्नुभयो? यदि बुझ्नुभयो भने आमेन भन्नुहोस्। बुझ्नुभयो? ध्यान दिनुहोस्, चुनिएका अभिषिक्तहरू, यिनलाई केवल वचनले छुट्याउन सकिन्छ, चिन्ह चमत्कारले होइन। हो, होइन, तिनीहरू ठिक त्यस्तै चिन्हहरू देखाउने गर्छन्, तर वचन हो जसले झुठो र सत्यलाई छुट्याउन सक्छ। वास्तवमा यही एक तरिका हो। तिनीहरू सबैले भविष्यवाणी गर्छन्, वास्तवमा तिनीहरू यो ऊ त्यो सबै चिन्हहरू देखाउँछन्, ठिक साँचोले झैँ गरी देखाउँछन्। यसुले भन्नुभयो, तिनीहरूले सबैले ठिक यसै गरेका थिए, तर वचन हो जसले साँचो र झुठोलाई अलग गराउँछ। ध्यान दिनुहोस्, चिन्हहरूले होइन। के तपाईँले बुझ्नुभयो? यहाँ मत्ती 24 यसुले भन्नुभयो, उहाँले यसो भन्नुभयो, यसो भन्नु भएन, अन्तका दिनहरूमा झुटा यीशुहरू देखा पर्नेछन्। यस्तो होइन, यद्यपि तिनीहरूलाई यो सबै थाहा छ, होइन त? तपाईँ कोही वास्तविक पेन्टिकोस्टलबाट यो सुन्नुहुन्न कि ऊ आफै स्वयं यीशु हो भनी, बुझ्नुभयो? तपाईँ झुटा मेथोडिस्ट देख्नुहुन्छ, ब्याप्टिस्ट देख्नुहुन्छ, अथवा अरू यस्तै खालका देख्नुहुन्छ, अथवा कुनै एक संगठनले यो भनेको हामीहरू यीशु हौ भनेर, यिनीहरूलाई यो भन्दा बढी असल थाहा छ। तिनीहरू यसो गर्न सक्दैनन्। तर बाइबलले भन्छ, झुटा ख्रिस्टहरू, यीशुहरू होइन तर झुटा ख्रिस्टहरू, तिनीहरू म यीशु हुँ भनी चिनिँदैनन्। अहँ, यसरी चिनिँदैनन्, तर तिनीहरू झुटा ख्रिस्टहरू हुन् र पनि यो जान्दैनन्, किनभने तिनीहरू वचनकै विरोधमा छन् र खुदा यसैलाई प्रमाणित गर्नुहुन्छ। अब म यसलाई केवल यो देखाएर सम्झाउन गइरहेको छु, कारण यो हो कि तपाईँले तिनीहरूले ठिक त्यसै गरी गरिरहेको देख्नु भएको हुनाले यो वास्तविकतालाई भन्दैछु। यसुले पनि यसै भन्नुभयो। अब जस्तो मैले भने, तपाईँ जो टेलिफोनबाट अर्को स्थानमा बसी सुनिरहनु भएको छ, म तपाईँहरूलाई दोष लगाएको होइन, छैन, तर यो त मेरो चर्च हो र पवित्र आत्माले तयार पारिएको मेरो समूह हो र मलाई पवित्र आत्माले भन्न लगाउनु भयो र तिनीहरूलाई मैले सत्य भन्नै पर्छ। समय त बिल्कुल ढिलो भइरहेको छ, समय सकिँदैछ। अब तिनीहरू यसो गर्ने छैनन्, तर झुटा ख्रिस्टहरू, झुटा अभिषिक्तहरू लगभग त्यसै गरी रहेका चिन्ह र हरेक वचनका लेखहरू तिनीहरूसँग छन्। साँच्चै नै भन्ने हो भने तिनीहरू पवित्र आत्माको बत्तिसमा पनि विश्वास गर्छन्। यी सबै कुरा विश्वास गर्छन्, अन्य भाषामा विश्वास गर्छन्, तिनीहरू चिन्हहरू र आश्चर्य कामहरूमा पनि विश्वास गर्छन् र यी सबै तिनीहरू हुनेछन्। यी सबै न त मेथोडिस्ट हुन्, न ब्याप्टिस्ट हुन्, न पेन्टिकोस्टल हुन्। बुझ्नुभयो? यी त अन्त्यका दिनहरू हुन्। पहिलो युगको मण्डलीले यसलाई ध्यान दिएन। यसलाई ध्यान दिनुहोस् तपाईँ, न त मेथोडिस्ट मण्डलीले युगले यसलाई ध्यान दियो, न त ब्याप्टिस्टले, न त प्रेस्बिटेरियनले, यसलाई कसैले पनि कहिले पनि ध्यान दिएनन्। तर पेन्टिकोस्टल वास्तविकतामा नजिक आउन लागेको छ। यो यहाँ गहुँ छ, छिल्का वास्तवमा गहुँ जस्तै देखिन्छ। तिनीहरूले यसलाई कहिले ध्यानमा राखेनन्, देख्नुभयो? उनीहरूले यसलाई बुझ्नै सकेनन्। तर यी त अन्तिम दिनहरू हुन्, यी दिनमा यस्तै हुनेछन्। हो श्रीमान, ध्यान दिनुहोस्, जसरी यो सुरुवातमा भएको थियो त्यसै गरी अन्तमा पनि त्यस्तै हुनेछ। जस्तो हब्बाले एक वचनलाई गलत अनुवाद गरेकी थिए, शैतानले हब्बालाई गराउन लगायो र हब्बाले त्यसलाई विश्वास गरेकी थिए। स्त्री पुरुष होइन, मण्डली स्त्री हो, पुरुष होइन, देख्नुभयो? मण्डली हो जसले झुठा वचनलाई लियो, देख्नुभयो? आदमले होइन, हब्बाले हो, ख्रिस्टले होइन, मण्डलीले हो, उसके दुल्हनले हो। जो आफैले आफैमा अभिषेक दुल्हन सम्झन्छे उसैले झुठा वचनलाई ग्रहण गरी। के तपाईँले यसलाई बुझ्नु भएन र? किन होइन र यो त तपाईँको आँखाको अगाडि बुनिएको जुत्ताको तुना चाहिँ छ। तपाईँ बाइबलको हरेक कुरालाई हेर्नुहोस्, यो एक अर्कोसँग कसरी जोडिएको छ तपाईँ हेर्न सक्नुहुन्छ। हब्बाले हो, आदमले होइन। हब्बाले यसलाई विश्वास गरेकी थिए, आदमले विश्वास गरेको थिएन। आजको नामधारी दुल्हनले यसलाई विश्वास गरेकी छ, ख्रिस्टले होइन। नामधारी दुल्हनमा यी सबै प्रकारका ठिक तिनै प्रकारका चिन्ह छन्, त्यही आश्रय कामहरू र हरेक ठिक तिनै कामहरू छन्। तर यी सबै सत्य होइनन्, बुझ्नुभयो? यदि हुन सक्यो भने त चुनिएकालाई पनि भ्रममा पार्न सक्छन्। अब छिटो भन्दा छिटो यसलाई म 15 मिनटमा सिद्धाउने छु, ताकि हामी समयमा यसलाई हेर्न सकौं। यसलाई गहिरेर अब ध्यान दिनुहोस्, ताकि तपाईँ यसलाई गलत रूपमा होइन वास्तविक रूपमा बुझ्न सक्नुहोस्। अब तिनीहरू झुटा यसु भई खडा हुन सक्दैनन्। तिनीहरू वास्तवमा झुटा यसु भनी भनिँदैनन्, यसो भनेर खडा हुँदैनन्। यसो भन्न त सजिलो छ, यो त कसैलाई पनि थाहा हुन सक्छ। कसैलाई पनि थाहा छ कि यसु झुठो हुन सक्दैन भनेर। चाहे उनीहरूको हातबाट रगत चुहोस् वा टाउकोबाट तेल चुहोस् र आँखाबाट तलमाथि हेरोस्, तर पनि तिनीहरू चिनिन्छन् कि यसु होइनन्। जसको विचार सही छ त्यसले जान्न सक्छ कि तिनीहरू यसु होइनन् भने। बुझ्नुभयो? झुटा यसु होइनन्, झुटा ख्रिस्टहरू, अभिषिक्तहरू खडा हुनेछन्। चुनिएकाहरूलाई भ्रममा पार्नको लागि लगभग त्यही चिन्ह र आश्चर्य कर्महरू देखाउँछन्। तर झुटा ख्रिस्टहरू, झुटा अभिषिक्तहरू उठ खडा हुनेछन् र हुन सक्यो भने त चुनिएकाहरूलाई पनि भ्रममा पार्न सक्छन्। अब यस तथ्यलाई गहिरिएर विचार गर्नुहोस्, यसलाई ध्यानसँग बुझ्नुहोस्, किनकि यो सुन्नको लागि उपयुक्त छ। उसले यहाँ माइक्रोफोन अगाडि केही टेप छन्, यिनलाई यहाँबाट नजाओस् भनी मेरो पसिना यहाँ नचुहोस्, यी टेपमा पसिना नचुहोस्, यसकारण यिनलाई जतन गरी राख्नको लागि तपाईँ बुझ्दै हुनुहुन्छ। जो कुरा भएको थियो ठिक फेरि त्यसरी नै हुनेछ भनी बाइबलले भन्छ, बुझ्नुभयो? ध्यान दिनुहोस्, झुटा यसुहरू होइनन्, झुटा ख्रिस्टहरू। तिनीहरू अभिषेकमा विश्वास गर्छन्, तर तिनीहरूलाई थाहा छ कि तिनीहरू यसु होइनन्। देख्नुभयो? बुझ्नुभयो? यो त सजिलो छ चिन्हको लागि। यदि आज कसैले यो भनेर हेर्नुहोस् मेरो हातमा दाग छ, मेरो आँखा माथि यस्तो कपाल छ, यसैले म यसु हुँ, हेर्नुहोस् त यो सबै हामीलाई थाहा छ, यो त गलत हो। ध्यान राख्नुहोस्, यसुले यस्ता मानिसहरू देखा पर्नेछन् भने कहिले पनि भन्नु भएन। उहाँले त यो भन्नुभयो, झुटा ख्रिस्टहरू देखा पर्नेछन्। ख्रिस्टहरू बहुवचनमा छ, यो संस्थाहरूको आत्मा र वचनमा होइन, तर यस्तै झुटा अभिषिक्तहरू, संगठन रूपी आत्माद्वारा अभिषिक्त भएका, वचनद्वारा अभिषिक्त नभएका। के तपाईँले यो बुझ्नुभयो र? तपाईँले बुझ्नुभयो यसलाई? झुटा यसु होइन, झुटा ख्रिस्टहरू, झुटा अभिषिक्तहरू। बुझ्नुभयो? ओ कति सजिलोसित कसरी हामी वास्तवमा तपाईँ यसलाई नभुल्नुहोस्, यसलाई बुझ्नुहोस्। अब स्मरण राख्नुहोस्, म तपाईँलाई हमेसा तीन प्रकारको मनुष्यको समूहको बारेमा कुरा गर्छु। यहाँ मनुष्यका तीन जातिहरू छन्, हाम, सेम, याफेत। तीन जातिहरू, तीन वर्गहरू। र म भन्दछु तिनीहरू तीन वर्ग विश्वासीहरूको हो, एक विश्वासी, बनावटी विश्वासी, अविश्वासी। यो हमेसा थियो र हमेसा हुनेछ। बुझ्नुभयो? त्यहाँ मोसा थिए विश्वासी, जेनेस र जेम्रेस त्यहाँ थिए, ती अविश्वासी थिए। बुझ्नुभयो? त्यहाँ बिलाम थियो, मोसा। हमेसा तीन वर्गका मानिसहरू, तीन प्रकारका विश्वासीहरू, एक विश्वासी, बनावटी विश्वासी र अविश्वासी। अब विश्वास गर्नुहोस्, स्मरण गर्नुहोस्, अविश्वासी संस्था रूपी मण्डली कुनै पनि चिन्हहरूमा विश्वास राख्दैनन्। तिनीहरू चिसा रीतिरिवाजमा चल्नेहरू, रुखो प्रकारका अनि संसार रूपी मण्डली संस्थागत। तर बनावटी विश्वासी त त्यो भूस हो, बोक्रो हो, ती तिनीहरू हुन् जसले हामी विश्वासी हौ भनी दावा गर्छन्। र त्यहाँ अर्को साँचो विश्वासी छ, यो चाहिँ वास्तविक साँचो विश्वासी हो। अब हामी केही क्षण तिनीहरूको क्रिया प्रतिक्रियाको बारेमा हेर्नेछौ। र अब ध्यान दिनुहोस्, यी अविश्वासीहरू र बनावटी विश्वासीहरू कति निर्भीक छन्। साँच्चै तिनीहरू निर्भीक छन्। शैतान साँचो वचनको अगाडि उभिएर यसो भन्छ, यस्तो लेखेको छ, के यो सही हो होइन र? शैतानले यस्तो किन गर्यो त? किनकि शैतान नियुक्त समयको वचनलाई जान्न सकेको थिएन। उसलाई थाहा थियो कि नियुक्त समय अनुसारको वचन उसको लागि हो, तर यसलाई शंका थियो कि यो साधारण र नम्र मनुष्य नै यो वचन हो भनेर। यदि तपाईँ खुदाको पुत्र हुनुहुन्छ भने मलाई थाहा छ कि खुदाको पुत्रको आगमनको बारेमा, किनकि उसको विषयमा भनिएको छ कि ऊ त्यो कामलाई गर्नेछ, अनि यसो लेखिएको छ, उहाँले तपाईँको विषयमा आफ्नो स्वर्गदूतलाई आज्ञा दिनुहुनेछ। देख्नुभयो? मेरो अगाडि प्रमाणित गरेर देखाउनुहोस्, आश्चर्यका काम गरी देखाउनुहोस्, देखाउनुहोस्। देख्नुभयो? अविश्वासीलाई, बनावट विश्वासीलाई धोका दिनेलाई, चेलाहरूकै बीचमा एउटा स्कृतिलाई हेर्नुहोस्, ठिक त्यही समयमा बनावटी विश्वासी। ध्यान दिनुहोस्, र त्यहाँ सत्य वचन थियो। तिनीहरू कतिसम्म निर्भीक छन्, त्यस्ता मूर्खतापूर्ण कुराहरूमा कति पनि ध्यान नदिनुहोस्। तिनीहरूमा त्यस्तो खास केही पनि छैन। तिनीहरूको तर्फ नजानुहोस्, तिनीहरू त केवल चिल्लाउनेको झुन्ड हो, तिनीहरूमा केही खास छैन। यो त मात्र काल्पनिक कुराहरू हुन्, यो त केवल मनुष्य ज्ञान हो। बुझ्नुभयो मेरो भन्नेको मतलब के हो? ठिक वचनमा आफूलाई वचनको उपस्थितिमा उभ्याउनुहोस् र भन्नुहोस्। शैतान यसरी चल्दैछ। यहुदाको पत्रमा बाइबलले यसो भनेको छ, प्रधान स्वर्गदूत माइकल जब शैतानसँग वाद विवाद गरिरहेको थियो र उसले भन्यो, प्रभुले नै तलाई ढप्काउनुहुनेछ। स्वयं शैतान वचनको विरुद्धमा उभिरहेको छ र यहाँ ख्रिस्ट विरोधी छ, अभिषेक गरिएको समय अनुसारको खास वचनको विरोधमा उभिएको छ। येशु ख्रिस्ट समयको वचन हुनुहुन्छ, यस्तो लेखिएको छ। अन्तका दिनहरूलाई हेर्नुहोस्, यतिसम्म समानतामा आउँछ कि हुन सक्यो भने त चुनिएकाहरूलाई पनि भ्रममा पार्न सक्छ। हो मेरो प्रभु, कारण यो हो कि चुनिएकाहरू भ्रममा पर्ने छैनन्। यो किन हो थाहा छ? यो यसकारणले हो कि चुनिएकाहरू त वचन हुन्। बुझ्नुभयो? ठिक जसरी जरामा जीवन छ, त्यसरी नै उनीहरूमा पनि जीवन हुन्छ। मैले केही समय अगाडि यसलाई भनेको थिएँ, देख्नुभयो? यो त वचन हो, मौसम रूपी वचन भित्र छ, यो साँचो हो, यसलाई स्वयं नकार्न सकिन्न। ठिक एर्मिया जस्तै, उसलाई थाहा थियो, यसलाई केही मतलब थिएन कि हनन्याले के भन्छ, उसलाई थाहा थियो। अनि यो पनि सत्य हो, जसरी मोसाले गरेका थिए र अरूले पनि त्यसै गरेका थिए, यो उसलाई थाहा थियो। झुटा गम्बक्ताहरू के भन्छन्, उनीहरूलाई केही मतलब थिएन। यहाँ त परम्पराको वचन थियो, यो त लेखिएको थियो। यही कारण थियो कि मिकाले भनेका थिए, ठिक छ, तिमीहरू फर्किएर हेर्दै जाओ। अहाबले भन्यो, म मेरो अगमबक्तामा विश्वास गर्छु, मेरो संगठन नै ठिक हो। जब म शान्तिमा फर्केर आउनेछु, तब म त्यसलाई जेलखानमा हालिदिनेछु। मिका वा एलियालाई, म तिनीहरूले के गर्छु म खबर लिनेछु। उसलाई दुखभरिको रोटी देऊ, उसलाई हामीबाट बाहिर निकालिदेऊ, उसँग कुनै प्रकारको पनि संगति नराख्नु। जब म शान्तिमा फर्केर आउनेछु, तब म त्यसलाई सजाय दिनेछु। मिकाले भने, यदि त फर्केर आउने छस्, के खुदाले मलाई भन्नुहुने छैन र? उसलाई थाहा थियो कि उसँग परमप्रभु यसो भन्नुहुन्छ र उसको दर्शन वास्तवमा परमप्रभु यसो हुनुहुन्छ द्वारा नै आउँछ। केही अर्को कारण त छैन त्यहाँ, तर त्यस समय अनुसारको वचन। आमेन, हालेलुया। त्यो समय अनुसारको वचन। शैतानले यति साहस गर्यो कि प्रधान स्वर्गदूतसँग वाद विवाद गर्नलाई तयार भयो। यो एउटा यस्तो भनाइ छ कि मूर्खहरू त्यस बाटोमा छाती खोलेर जान्छन् जहाँ स्वर्गदूत यस बाटोमा जान हिम्मत गर्दैनन्। यो भनाइ बिल्कुल ठिक हो। यसै कारणले येशू ख्रीष्टले भन्नुभयो कि चुनिएकाहरू भ्रममा पर्ने छैनन्, किनकि यिनीहरू आफ्नो समय अनुसारका वचन हुन्। यिनीहरू वचनको अलावा अरू केही होइनन्, यिनीहरूको वचनको अलावा अरू केही सुन्दैनन्, यिनीहरू वचनको अलावा अरू केही जान्दैनन्। यो कुरा ठिक हो, स्मरण गर्नुहोस्। मोसाले न त नकल गर्नेहरूको वास्ता गरे, न त तिनीहरूको कुराद्वारा भ्रममा परे। मोसाले भने, अब फारो एकछिन पर्ख, के तिमीलाई थाहा छ यहोवाले मलाई यसो गर्नु भन्नुभएको छ? तर प्रभुको महिमा होस्, मलाई थाहा छ कि तेरा मानिसहरू पनि यसो गर्न सक्छन्। त्यसैले त तिनीहरूलाई भन्दे, जो म गर्न जाँदैछु यसैले म तेरो साथमा मिल्नेछु। ओ, यसो त प्रभुको आगमकताले कहिले पनि भन्दैन, कहिले भन्दैन। मूसा त प्रभुको वचनमा अडिग बनिरहे। उसलाई थाहा थियो कि खुदा यस समस्याको समाधान अवश्य निकाल्नुहुनेछ। कारण यो हो कि उहाँको प्रतिज्ञा गर्नुभएको थियो, म तेरो सँग रहनेछु र म तँलाई कहिले छोड्ने छैन। मूसालाई यो थाहा थियो, यसैले तिनीहरूसँग मूसा एकसँग सहमतमा आएनन्, यिनले यसो गरेनन्। मूसाले वचनमा अडिग रहे, तिनीहरूको संस्थायी मण्डलीको इच्छा गरेनन्। तिनी त ठिक खुदाको वचनमा अडिग बनिरहे। उनीहरूले गरेका कामद्वारा मूसा भ्रममा परेनन्। जब तिनीहरूले एउटा काम गरे, मूसाले भुसुना किरा ल्याए, तिनीहरूले पनि भुसुना किराहरू ल्याए। मूसाले रगत बनाएर ल्याए, तिनीहरूले पनि बनाए। मूसाले सबै कुरा बनाएर ल्याए, तिनीहरूले पनि ठिक त्यसै गरी सबै कुराको नकल गरी ल्याए। मूसा वचनमा दृढ र अटल बनिरहे, तिनलाई थाहा थियो कि खुदा आफ्नो कार्य गर्दै हुनुहुन्छ भनेर। अब के तपाईँले बुझ्नुभयो? तपाईँ दुई दुई लिएर चार बनाउनुहुन्छ, यसमाथि धेरै मेहनतको आवश्यकता पर्दैन। तपाईँले यसलाई ठिक रूपबाट बुझ्दै हुनुहुन्छ, होइन र? बुझ्नु भएको छ? यसैले साँचा विश्वासी नक्कलीहरूद्वारा कहिले पनि भ्रम पर्ने छैनन्। यिनीहरू त पहिलेदेखि नै ठहराइएका अर्थात् चुनिएका बिउ हुन्, जो आफ्नो समयको वचनमा अटल बनिरहनेछन्। येशू ख्रीष्टले पनि यसै भन्नुभयो, त्यो दिनमा मेरो नाममा धेरै आउनेछन् र भन्नेछन्, प्रभु, के मैले तपाईँको नाममा दुष्ट आत्मालाई निकालिन र? येशूले भन्नुभयो, अन्तिमका दिनहरूमा जब समय पूरा भइसकेपछि महान पुनरुत्थान आउनेछ, त्यस समय धेरै जनाहरू आएर राज्यमा बस्नेछन्। खुदाको राज्य तपाईँ भित्रै छ। धेरैजना जंगली बिउहरू पनि गहुँको बिउहरूसँगै आएर बस्नेछन्। भन्नेछन्, प्रभु एकछिन पर्खनुहोस्, म त अन्य भाषामा बोलेको छु, म त चर्चमा सबै कुरा मा चिल्लाउँछु, म त आत्मामा नाच्छु, मैले दुष्ट आत्मा निकालेको छु, अन्य भाषा बोलेको छु, मैले यी सबै कुरा गरेको छु। ध्यान दिनुहोस्, प्रभुले के भन्नुभयो? तिमी अधर्मका काम गर्नेहरू, मैले तिमीहरूलाई कहिल्यै पनि चिनिन। अधर्म के हो त? कसैलाई सोध्नुहोस्, यो त्यो काम हो जो तपाईँलाई थाहा छ कि गर्नु हुँदैन, फेरि पनि तपाईँ त्यही काम गर्नुहुन्छ, त्यसलाई भनिन्छ अधर्मको काम। तिनीहरू वचनलाई जानेका छन् र सुनेका पनि छन्। तपाईँहरू यो टेपलाई सुनिरहनु भएको छ, यो सन्देशलाई सुनिरहनु भएको छ, तपाईँले देख्नु भएको छ कि खुदाले के भन्नुभएको छ साँचो रूपबाट तपाईँलाई प्रमाणित छ, यो सत्य हो। तपाईँलाई यो यस्तो रूपमा सजिलैसँग थाहा छ जसरी सूर्य बाहिर चम्किएको छ, तर पनि तपाईँ आफ्नै संस्थाई मण्डलीलाई र ती झुटा कुराहरूलाई समातिरहनु भएको छ, यसलाई छोड्न चाहनुहुन्न, तब त्यस स्थितिमा तपाईँसँग स्वयं अधर्म अर्थात कुकर्ममा हुनुहुन्छ। हो यो साँचो हो, मैले ठुलो ठुलो सभाहरू गरेको छु, मैले यो गरेको छु, मैले त्यो गरेको छु, तब प्रभुले भन्नुहुनेछ ए कुकर्म गर्नेहरू हो, अधर्म गर्नेहरू हो, मेरो सामुन्नेबाट टाढा हो, मैले तिमीलाई कहिले पनि चिनिन। तपाईँ भन्नुहुनेछ कि ठिकै छ नि, पवित्र आत्मा ममाथि आउनु भएको छ, म यस कुरालाई अलिकति पनि शंका गर्दिन, म अन्य भाषामा कुरा गर्छु, म आत्मा गाउँछु, मैले यो सबै कुरा गरेको छु, म यी सबै कुरामा कति पनि शंका गर्दिन, यसमा मेरो केही प्रश्न नै छैन। ओ भाइ र बहिनीहरू हो, यो अवस्था कस्तो छ बुझ्नुभयो? यो त डरले काँप्ने र थरथराउने समय हो, हामी यस्तो समयमा छौ बुझ्नुभयो? अब यो वचनले जीवनको रूप धारण गरिरहेको छ, शरीरको रूप धारण गरिरहेको छ। ध्यान दिएर सोच्नुहोस्, हाँ उहाँले भन्नुभयो तिनीहरूले के गर्नेछन्, बुझ्नुभयो? तिमीहरू कुकर्मका र अधर्मका काम गर्नेहरू, मलाई यो कहाँ छ याद भएन, तर मैले यो लेख पाएको छु, मैले धेरै पटक यसलाई प्रयोग गरेको छु, म यसलाई खोज्दैछु, एक मिनट है, के थियो, यहाँ देख्दैछु, मैले भेटाएँ मत्ती 7:21, मैले कहिले म भुल्ने गर्छु, यो कहाँ थियो, मैले बिर्सेको थिएँ, मैले लेखेको पनि थिएँ, जे होस् ठिक छ, मैले यसरी प्रचार गरेको, मैले यसलाई बिर्सेको थिएँ। यो पद हो मत्ती 7:21 को, मलाई प्रभु प्रभु भन्नेहरू स्वर्ग राज्यमा प्रवेश गर्ने छैनन्, तर त्यही प्रवेश गर्नेछ जसले मेरो स्वर्गमा हुनुहुने पिताको इच्छाको पूरा गर्छ। त्यो दिनमा धेरैले मलाई आएर भन्नेछन्, प्रभु प्रभु के हामीले भविष्यवाणी गरेनौ र? अगम वक्ताहरू अभिषिक्तहरू के यो ठिक हो? के हामी अगम वक्ता थिएनौ र? के हामी अभिषिक्त थिएनौ र? अभिषिक्तहरू के मैले तपाईँको नाममा अगमवाणी बोलिन र? के दुष्टहरूलाई मैले तपाईँको नाममा निकालिन र? कसरी तपाईँ यी सबै काम गरेर पनि येशु ख्रीष्टको नामको बप्तिस्मालाई इन्कार गर्न सक्नुहुन्छ? बुझ्नुभयो? ओ प्रभु, मेरो प्रभु, हेर्नुहोस् कस्तो भ्रम छ यो, होइन त? तिनीहरू वचनलाई त लिएर हिँड्छन्, तर त्यस कुरामा आएर ठेस खान्छन् र लड्छन् र फर्कन्छन्। तिनीहरू वचनलाई त लिन्छन्, तर त्यहाँ ठोकर खान्छन् र फर्कन्छन्। अब यसलाई ध्यान दिनुहोस्, केही समयपछि हामी यस विषयमा आउनेछौ। त्यो दिनमा धेरैले मलाई भन्नेछन्, प्रभु प्रभु के हामीले भविष्यवाणी गरेनौ, हामी भविष्यवक्ता थियौ? हो, मत्ती 24:24 म भन्दैछु, के तपाईँको नाममा दुष्टलाई हप्पारेनौ र? के तपाईँको नाममा धेरै आश्चर्यका काम गरेनौ, अरू धेरै कामहरू गरेनौ र? र म तिमीहरूलाई भन्नेछु, मैले तिमीहरूलाई कहिले पनि चिनेन, मबाट टाढा हो दुष्ट र अधर्मका काम गर्नेहरू। जब यो सबै तिमीहरूको सामान्य स्पष्ट गरिएको थियो र तिमीहरूले यसलाई प्रकट रूपमा देख्यौ कि यो सत्य वचन थियो, र पनि तिमीहरूले आफ्नै संघ संस्था रूपी मण्डलीको कारणले गर्दा यसलाई ग्रहण गरेनौ, यही कारण हो म तिमीहरूलाई कहिले पनि चिन्दिन। मलाई केही वास्ता छैन कि तिमीहरूले जतिसुकै दुष्टलाई निकाल्यौ, जे जति कुरा तिमीहरूले गरे तापनि मैले तिमीहरूलाई कहिले पनि चिनिन। बिलामले भने, मैले तपाईँको नाममा ठिक भविष्यवाणी गरेको थिएँ र यो पूरा पनि भयो। यो बिल्कुल सही हो, तर जब भविष्यवाणी वचन आउन आउँछ त्यसलाई तिमीले इन्कार गर्यौ। हो भाइ, बुझ्नुभयो? धोकालाई अथवा भ्रमलाई होइन त, अगमवक्ता वास्तवमा, तर वचनमा भएर, सत्य वचनमा प्रमाणित गरिएको वचन देहधारीको। तिमीहरू अधर्मका काम गर्नेहरू, कोसिस गरेको थियो शैतानले प्रत्येक युगमा सत्य वचनलाई भ्रम ल्याउन अर्थात नक्कल गर्ने कोसिस गरेको थियो। हामीलाई यो स्पष्ट रूपमा थाहा छ कि तपाईँलाई थाहा भएन र? स्मरण गर्नुहोस्, तिनीहरू सच्चाईको सीमासम्म आएर रोकिन्छन्। यता हेर्नुहोस्, हिब्रू 6 अध्यायमा यसो भनिएको छ, जसलाई हामीले अघि नै पढिसकेका थियौं, म तपाईँलाई भन्दछु, यसलाई फेरि पल्टाएर हेर्नुहोस्, हामी यसलाई केही समय हेर्नेछौ। यसो भनिएको छ, तर झाडी र उठकटारे जुन चाहे निकम्मा अनि श्रापित हुनेवाला छन्, जसको अन्तमा भस्माउने छन्, सीमा रेखामा भएका सत्यको नजिकै, जसले एक पटक स्वर्गीय वरदानको स्वाद चाखिसकेको, स्वाद चाखिसकेकाहरू अर्को शब्दमा तिनीहरू देखेका छन्। तपाईँ केवल आफ्नो मुखले मात्र चाख्ने होइन, तर तपाईँले यसलाई देख्नु पनि भएको छ र तपाईँलाई थाहा पनि छ कि यो नै सत्य हो, यो नै सत्य थियो, थाहा पनि थियो, स्वर्गीय वरदानलाई चाखिसकेका र पवित्र आत्माको पनि भागीदारी भइसकेका तपाईँ माथि पनि उत्रनु भयो, खुदाको सत्य र असल वचनलाई चाखिसकेका तपाईँले देख्नुभयो। यो सही हो, पवित्र आत्माले भरिनु भएको जंगली झाडी खेतमा र फेरि पनि वचनबाट फर्केर सत्य वचनबाट फर्केर जसले तपाईँलाई शुद्ध पार्नुभयो, तपाईँलाई बोलाउनु भयो र उहाँले आफ्नो अभिषेक तपाईँ माथि दिनुभयो, यस्तोलाई तपाईँले इन्कार गर्नुभयो। यस्तो प्रकारको पापको लागि फेरि कोही बलिदान नहुने भयो, यसको लागि अर्को बलिदान छैन। यो त क्षमादानको लागि योग्य छैन, यस्ताको लागि सत्यलाई चिन्न त असम्भव छ। जो पवित्र आत्माको एक पटक भागीदार भइसकेका थिए तिनको लागि त यो असम्भव छ। जंगली झाडीमा पनि पवित्र आत्मा उत्रनु भयो, बुझ्नुभयो, येशूमा शुरू भयो र प्रभुमा यसरी गइरहेको छु, तर जब वचन तपाईँको लागि मुस्किल भयो तपाईँ फर्कनु भयो। पवित्र आत्मामा सहभागी भएर र चाखेर पनि अनि वचन देहदारलाई देखेर पनि फेरि पछि फर्कनेहरू यस्ता लागि त सम्पूर्ण रूपले मन फिराउनको लागि त असम्भव छ। यो त वचन नै यसो भन्दछ। अब तपाईँ स्वर्गहरू र पृथ्वी भित्र जानेछन् तर यो वचन भित्र जाने छैन। के तपाईँले यसलाई बुझ्नुभयो? सम्पूर्ण रूपमा असम्भव। बाइबलले यसै भन्छ र आत्माले पनि यस कुरामा गवाही दिन्छ। ध्यान दिनुहोस्, म एउटा सानो उदाहरण दिएर भन्दैछु। यी मानिसहरूलाई हेर्नुहोस् जुन मूसाको अगमबाडीबाट निस्केर आएका थिए, त्यस संस्थाबाट निस्केर बाहिर आए, उसको अगमबाडीद्वारा सबै निस्केर आए, महान कार्यको तिनीहरूले देखे, अद्भुत कार्य देखे, यस्ता अरू महान कार्य पनि तिनीहरूले देखे। कनान भित्र जानको लागि सीमा रेखासम्म आइपुगेका थिए। अब ली तपाईँको नाम पुस्तकमा लेखिएको छ, बुझ्नुभयो? तपाईँलाई यो निश्चय छ कि तपाईँको नाम पुस्तकमा लेखिएको छ र तपाईँहरू पनि जो यहाँ हुनुहुन्छ, जो रेडियो अथवा टेलिफोनबाट सुनिरहनु भएको छ, डाक्टर ली वेले यहाँ हुनुहुन्छ, सात मण्डलीय युग नामक पुस्तकलाई व्याकरण इत्यादिको संशोधन गर्दै हुनुहुन्छ। समस्या यो आयो अथवा प्रश्न उठ्यो कि तपाईँको नाम जसमा मेना अर्थात पाठोको जीवनको पुस्तकबाट नाम काटिने विषयको प्रश्न उठ्यो, बुझ्नुभयो? यो प्रसङ्गले धेरै प्रचारकलाई व्याकुल बनाइदियो, तर त्यस पुस्तकलाई प्राप्त गर्ने प्रतीक्षा गर्नुहोस्। यदि तपाईँमा अलिकति ज्ञान रूपी प्रकाश छ भने यसलाई बुझ्नुहुनेछ, बुझ्नुभयो? मतलब ध्यान दिनुहोस्, यदि तपाईँ यसलाई बुझ्न चाहनुहुन्छ भने त यसलाई तपाईँ ध्यान पनि दिनुहुन्न। मेरी आमा मलाई भन्ने गर्नुहुन्थ्यो, तिमीले सलगमबाट रगत निकाल्न सक्दैनौ किनभने सलगममा रगतै हुँदैन। ध्यान दिनुहोस्, ज्योति आएको छ, अब यो अन्धकारमा छैन। अन्धकारमा ज्योति आएको छ, अन्धकारले ज्योतिलाई ग्रहण गर्ने छैन। अब ध्यान दिनुहोस्, यी दिनका अभिषिक्तहरूलाई जसरी मोसाले ती इजरायली सन्तानलाई निकालेर ल्याए, यी सबैले मोसाको कुरा सुने अनि त्यस महान राष्ट्र मुआबमा आएर तिनीहरू विवादास्पद परे। अब यो इजरायल संघ संस्थायी मण्डली थिएन, यसको आफ्नो जमिन थिएन, घर थिएन, उनीहरू घरतिर गइरहेका थिए। हामीसँग कोही मण्डली छैन, हामीसँग छैन, हामीहरू त मण्डलीतिर गइरहेका छौँ, पहिलौठो मण्डलीतिर। यो मण्डली त महिमामा छ, यो त्यो मण्डली होइन जुन चाहिँ पृथ्वीमा छ, मनुष्यद्वारा बनाएको मण्डली होइन, यो त महिमाको मण्डली हो, संसारबाट बोलाइएकाहरूको अनन्त जीवनको लागि पहिलेदेखि नै बोलाइएको अर्थात चुनिएको, बुझ्नुभयो? त्यो घरमा जाँदैछौ। जब तिनीहरू त्यस घरमा जानको लागि थिए, जब तिनीहरू त्यस ठाउँमा पुगे, वारीपट्टि उनीहरू जानु थियो, तब तिनीहरूले वचनमा शंका गरेर पछि फर्के। यस घटनापछि यहोशू र कालेब त्यो देशमा गएर अंगुरको गुच्छा लिएर आई प्रमाणित गरे कि कनान देश यहाँ छ भनी। खुदाको प्रतिज्ञा रूपी वचन त्यो त असल भूमि थियो, मह र दूध भएको देश। यो सबै यहोशू र कालेबले तिनीहरूको बीचमा फर्केर गई प्रमाणित गरे र तिनीहरूले यसको स्वाद चाखेर भने, होइन होइन, हामी यिनीहरूका जस्तो गर्न सक्दैनौ। तब के भयो त? तिनीहरू जंगलमा नै नाश भएका थिए। तिनीहरू सीमा रेखासम्म पुगेर पनि संगठित भए र त्यही बस्न लागे अनि तिनीहरू सबै त्यही मरे। तर ती साना सानाहरू र यहोशू र कालेब सँगै कनानमा पसे, मोसाको चाहिँ परिवर्तन भयो, उठाइए। यो एक प्रतिज्ञा रूपी मण्डलीको रूप हो, अर्थात पुराना र नयाँ नियमको पुनरुत्थान र रेप्चर भएका शरीरको एउटा नमुना थियो। यहाँ तपाईँले तीन देख्नुभयो, यी तीनलाई ध्यानमा राख्नुहोस्, देख्नुभयो? यहाँ विश्वासी र अविश्वासी, बुझ्नुभयो? ध्यान दिनुहोस्, यो कसरी सिद्ध भएको थियो। स्मरण राख्नुहोस्, खुदाले त्यस पापलाई कहिल्यै क्षमा गर्नु भएन। हेर्नुहोस् अब कसरी तिनीहरू भित्र पसे त? यदि तिनीहरू जंगली दाना सुरुबाट नै थिए त अन्तमा पनि जंगली दाना नै हुनेछन्। केवल तिनीहरूले नै बुझ्नेछन् जो पहिलेदेखिबाट नै चुनिएका छन्। अब ध्यानले बुझ्नुहोस्, ठिक अन्धकारको युग भन्दा पहिला सन्त मार्टिनको समयको घटना दिनहरूमा एक सरल मनुष्य खुदाको डर मान्ने, कतिजनाले सन्त मार्टिनको लेखलाई पढ्नु भएको छ? तपाईँहरूले सबैले पढ्नु भएको छ होला। हामी सन्त मार्टिनका लेखलाई लिन गएका थियौं, त्यहाँको पुजारीले भने, तर सन्त मार्टिन त घोषित सन्त थिएनन्। निश्चित रूपमा उनी घोषित सन्त त थिएनन्, तिनीहरूको घोषणा अनुसार थिएन, तर खुदाद्वारा घोषित सन्त थिए। पवित्र आत्माले हामीलाई भन्नुभयो कि सन्त मार्टिनलाई तेस्रो मण्डलीय युगको दूतको क्रममा राख भनेर बुझ्नुभयो। हेर्नुहोस्, उहाँ खुदाको भय डर मान्ने सरल मनुष्य पहिलेदेखि नै चुनिएका हुनुहुन्थ्यो। उसका पिता र माता मूर्ति पूजक थिए। उसका पिता एक सिपाही थिए। उनलाई पनि क्रम अनुसार सिपाही हुनु थियो र ऊ सिपाही बने। सधैँ उनी विश्वास राख्दथे कि कहीँ न कहीँ खुदा हुनु पर्छ। उनी जंगल प्रेमी थिए र खुदाको बुझ्न सके, खुदालाई देख्न सके। एक दिन उनी शहरबाट हुँदै गइरहेका थिए। उनले त्यहाँ वस्त्र रहित एक वृद्ध व्यक्ति देखे जो मरिरहेको थियो, कसैलाई बोलाइरहेको, किनकि त्यो समय जाडोको रात थियो। लौन यसो भन्यो, मलाई ओढ्नको लागि कोही कपडा दिनुहोस्, आज राति नत्र म मर्नेछु। कसैले पनि त्यसलाई सहायता गरेन। मार्टिनले एउटा कुनामा उभिएर केही समय उसलाई हेरिरहेका थिए। कसैले पनि त्यसलाई सहायता गरेन। मार्टिनसँग केवल एक कोट थियो। मार्टिन आफ्नो युनिफर्ममा थिए। उनी स्वयं जाडोले काटिएका थिए। यदि उनले त्यो कोट उसलाई दिए, यसैले उनले सोचे, यदि मैले यो कोटलाई आधा आधा गरे भने हामी दुवै जाडोबाट बच्न सक्छौं। यसैले उनले आफ्नो कोट फुकाले अनि दुई टुक्रा पारेर एक टुक्राले त्यस वृद्ध व्यक्तिलाई उडाइदिए, एक टुक्रा आफूले उडे। हरेकले भन्दैछन्, हेर त कस्तो प्रकारको सन्त्री हो यो, हेर त कस्तो गजबको सिपाही हो यो, आधा कोट ओढेर हिँडेको जोकर जस्तो पागल। दोस्रो रात ऊ आफ्नो कामबाट फर्केर बिस्तरमा आराम गरिरहेको थिए। उनी झस्किए, ब्युझिए। उनले कोठामा उठेर हेरे, त्यहाँ कोठामा ठिक त्यही आधा कोट जो उनले त्यसलाई दिएका थिए, त्यही आधा कोटमा बेरिएर येशू ख्रिस्ट तिनी कहाँ उभिनु भएको तिनले देखे। तिनलाई यो थाहा भयो, जे तिमीले मेरा यी साना सानालाई गर्यौ, उसले मलाई गर्यो, मेरो अभिषिक्तलाई गर्यो। मार्टिन खुदाको एक महान सेवक थिए। मण्डलीले त उनलाई पागल भनेका थिए, उनलाई सताएका थिए, उनलाई मण्डलीबाट निकालिदिएका थिए, हर प्रकारले बहिष्कृत थिए, तर उनी खुदाको द्वारा चुनिएका एक अगमवक्ता थिए। उनले जे भनेका थिए त्यो पूरा भयो। त्यस युगमा उनमा विश्वास राख्नेहरू धेरै थिए। म तपाईँलाई देखाउन चाहन्छु कि शैतान कति ठूलो धोकेबाज छ भनी। एक दिन ऊ अध्ययनको लागि बसिरहेको थियो। उसको अगाडि महान स्वरूप आयो, टाउकोमा मुकुट लगाएको, सुनौला जुत्ता लगाएर ओसाको पुरै छेउसम्म सुनको घेरा भएको। यसो भन्दै मार्टिन, के तिमीले मलाई चिन्छौ? उसले भन्यो, म तिम्रो प्रभु र उद्धारकर्ता हुँ, म त्यही हुँ जसले तिमीलाई बचाएको हुँ। मार्टिन, मलाई दण्डवत गर। तर त्यस अगमवक्ताले जान्यो कि केही कहीँ त गडबड छ। उसले उसलाई लगातार हेरिरह्यो। उसले भन्यो, मार्टिन, म तिम्रो उद्धारकर्ता येशु ख्रिस्ट हुँ, दण्डवत गर मलाई। मार्टिन, के तिमीले मलाई चिनौ? मार्टिनले उसलाई हेरिरहे। बाइबलको वचन उनको मनमा घुम्न थाल्यो। मार्टिनले भने, शैतान, त मदेखि टाढा जा। उसले भन्यो, शैतान, तैँले टाउकोमा मुकुट लगाएको, प्रभुको वचन मत युगको अन्तमा सन्तले मुकुट लगाइदिने भनेको लेखेको छ। कहीँ यो पेन्टिकोस्टलीय प्रलोभन त होइन? वचनमा ध्यान दिनुहोस् भाइहरू, हो यो त वचन नै हो जसले सहेर सच्चाईको प्रकट गर्छ। एक दिन फेरि मठको कुरा हो। त्यहाँ एक बुढा सन्त थियो। जवानहरूको मठमा एक यस्तो थियो कि उत्तेजित पाराको थियो। यसलाई हेर्नुहोस्, यो आजको लागि एक अति उपयुक्त उखान अर्थात दृष्टान्त हो। त्यो जवान अरू सबैभन्दा ठुलो अथवा केही हुन चाहन्थ्यो। त्यो चाहन्थ्यो कि आफ्नो अधिकार सबैभन्दा ठुलो भएको, यो सबैभन्दा असल उच्च स्तर, हमेसा अरू भाइहरू मध्ये अलग हुन चाहन्थ्यो। न कि बुझ्नुभयो, सबैभन्दा ठुलो फरक, सबैभन्दा फरक हुन चाहन्थ्यो। देख्नुभयो, ऊ चाहे जे होस् फेरि पनि ऊ साह्रै अहंकारी थियो। समुद्रको किनारमा त्यही एक स्फटिक थियो। कोही पनि त्यस्ता थिएनन् कि ऊ भन्दा ठुलो होस्, उसलाई छुन सक्ने कोही थिएन। अब हेर्नुहोस् त्यहाँ के भएको थियो। उसलाई सबैभन्दा ठुलो हुनु थियो, जस्तो कि ठुलो सोसाइटीको रूपमा तुलनामा आउन चाहन्थ्यो। के तपाईँले मेरो मतलबलाई बुझ्दै हुनुहुन्छ? यसैले उसले भन्यो, उसले अगमवाणी गरेको थियो। यसो भन्यो, म पनि एक अगमवक्ता हुँ, खुदाले मलाई पनि एक अगमवक्ता बनाउनु भयो। त्यस देशमा उस समयमा केवल एउटा मात्र प्रमाणित अगमवक्ता थियो र त्यो अगमवक्ता सन्त मार्टिन थिए। सन्त मार्टिन एक जन्मबाट नै अगमवक्ता थिए। तर यस बच्चुले भन्यो, त्यो जवानले भन्यो, त्यो लगभग 25 वर्षको थियो। उसले भन्यो, खुदाले मलाई अगमवक्ता बनाउनु भएको छ र म तपाईँहरूलाई प्रमाणित गरी देखाउनेछु। यसो भन्यो, आज राति खुदा मलाई एक ठुलो र सुन्दर पोसाक दिँदै हुनुहुन्छ। यो पोसाक मलाई दिनुहुनेछ। सेतो वस्त्र दिएर तिमीहरूको मध्यमा नियुक्त गर्नुहुनेछ। तब तिमीहरू मसँग आउनेछौ र मबाट आदेश ग्रहण गर्नेछौ। बुझ्नुभयो, आजको अवस्थासँग यसलाई तुलना गर्नुहोस्। बुझ्नुभयो, म संगठनको सबैभन्दा ठुलो प्रधान बन्दैछु। म तपाईँहरू सबै सन्तहरूलाई नियन्त्रणा दिनेछु। तपाईँहरू सबै साधुहरूलाई म सम्हाल्नेछु। र साँच्ची नै त्यस रात एक प्रकाश त्यो भवनमा आयो। सन्त मार्टिनको लेखमा यसै लेखिएको छ, उनले यो भनेका थिए। यसलाई पढ्नुहोस्, यो सत्य घटना हो, यो त इतिहासमा लेखिएको छ। ज्योति आयो र ती सबैले ज्योतिलाई देखे, र यहाँ आयो, ऊ सेतो वस्त्रमा थियो, उनीहरूको अगाडि उभिएको थियो। उसले भन्यो, देख्यौ तिमीहरूले मैले के भनेको थिएँ? तर यसले त वचनलाई विरोध गरेको छ। अनि जब तिनीहरू कलेजको वृद्ध अध्याय अध्यक्षको अगाडि गए। उसले तलमाथि हिँड्दै गरेर विचार गर्यो, भन्यो, पुत्र यो कुरा वास्तवमा ठिक होइन। उसले भन्यो, यो जान्नको लागि हामीसँग एउटै उपाय छ। उपाय यो हो, उपाय त हामीसँग एउटै मात्र छ, त्यो हो अलौकिक उपाय। हेर केटा, पेन्टिकोस्टहरूले यसलाई जरैबाट समातेका छन् र यसलाई सत्य ठानेका छन्, यसैमा टेक लगाएका छन्। उसले भन्यो, आश्चर्यका काम त हेर्नमा ठिक हो जस्तो लाग्छ, तर यो वचन अनुसार नहुन पनि सक्छ। अब हामीसँग यस्तो व्यक्ति छ, एक अभिषिक्त अगमवक्ता जसको नाम मार्टिन हो, उसको आऊ हामी उसलाई भेट्न जाऊ। त्यस व्यक्तिले भन्यो, होइन होइन, म मार्टिनसँग यो कुरा जान्नको लागि जान्न। र भन्यो, तिमीलाई उसँग भेट्न जानै पर्छ। र तिनीहरूले उसलाई मार्टिनसँग मिलाउनको लागि जबरजस्ती हात समात्र लगे अनि त्यो सेतो वस्त्र त्यही छोडिदिए। बुझ्नुभयो, चुनिएकाहरूलाई पनि सम्भव भएसम्म कस्तो धोका दिन्छ, देख्नुभयो। येशूले भन्नुभयो, मेरा भेडा मेरा शब्दलाई चिन्दछन्। हो, तपाईँ भन्नुहुन्छ मेरो शब्दलाई आवाज सुन्नु, यो त वचन हो। मनुष्य केवल रोटीले मात्र जीवित रहँदैन, तर हरेक वचनले जीवित रहन्छ, बुझ्नुभयो। चुनिएकाहरूलाई यो कुरा थाहा छ, अरू कुनै वचन या अरू कुनै आवाजको पछि पछि तिनीहरू हिँड्दैनन्। तिनीहरूले त्यस जवानको विश्वास गरेनन् र त्यसलाई छोडिदिए। तिनीहरूलाई थाहा थियो कि यस युगको अगमवक्ता मार्टिन हो, जो वचनको अनुसार खुदाद्वारा प्रमाणित थियो। यसले वचनलाई चिन्दछ र त्यो धोकाबाज जवान त्यसको अगाडि टिक्न सकेन। उसले यो पनि भन्यो, जहाँ ताजा मासु छ, समयको अनुसारको ताजा वचन अर्थात वचनको जो समय अनुसारको सत्य, त्यहाँ नै उकाबहरू जम्मा हुनेछन्। अब यो मत्ती, तपाईँ यसलाई हेर्न सक्नुहुनेछ, यो हो मत्ती 24:28। केही क्षण अगाडि, केवल मत्ती 24:24 केही अगाडिको पद हो यो, देख्नुभयो। यदि तपाईँले यसलाई बुझ्नुभयो भने ठिक छ। कहाँ छ ताजा मासु? जहाँ मन्ना छ, जहाँ वचन छ, त्यही उकाबहरू अर्थात गरुड एकट्ठा अर्थात भेला हुनेछन्। अब समय नभएकोले म यसलाई छिटो छिटो गरी हेर्नेछु। घडीमा 12:07 बतिसकेछ। मैले यसलाई छिटो गर्नु छ, तपाईँहरू भन्नुहोस्, आज राति नै यसलाई सकौं, आज बिहानै सकौं या भरे सकौं? यो सभा सकिएपछि कतिजना तपाईँहरू घर जान चाहनुहुन्छ? म तपाईँहरूको विचार जान्न चाहन्छु, हात उठाउनुहोस्। हो, हेर्नुहोस् त, कसैले पनि जान चाहने सही त यही होला कि म यसलाई प्रचार गरिरहँ। म क्षमा चाहन्छु कि फोनमा पनि धेरै जसोले सुनिरहनु भएको छ, तर म छिटो गर्नेछु। यो त तपाईँहरूको खर्च भन्दा बढी महत्वपूर्ण छ। तपाईँहरूले फोनबाट सुन्नको लागि पैसा खर्च गर्नुभएको छ, म विश्वास गर्छु यो पैसा खर्च गरे पनि असल हो। तपाईँको पैसा त नष्ट हुनेछ, तर यो वचन नष्ट हुने छैन, यो त वचन हो, बुझ्नुभयो त। जहाँ ताजा मासु छ, त्यहाँ उकाबहरू भेला हुनेछन्। जहाँ भर्खरै मारिएको ताजा मासु छ, त्यही नै उकाबहरू भेला हुनेछन्। जहाँ ताजा मासु छ, समय अनुसारको वचन, त्यही नै उकाबहरू भेला हुनेछन्। तर यो सडिसकेपछि, गनाएपछि, तब गिद्धहरू भेला हुनेछन्। हो, बुझ्नुभयो मेरो भनाइको तात्पर्य? जब भर्खरै मारिएको ताजा छ, त्यहाँ उकाबहरू आउनेछन्, तर धेरै दिनपछि जब त्यही मासु गनाउन थाल्छ, तब गिद्धहरू खान आउँछन्। त्यो गनाइसकेको मासुको उकाबलाई केही मतलब हुँदैन, बुझ्नुभयो? येशूले भन्नुभयो, जहाँ ताजा मासु छ, जहाँ मन्ना खस्दछ, रातको मन्ना ताजा रूपमा खस्दछ, त्यही उकाबहरू जमा हुनेछन् ताजा मन्नाको लागि। आजको दिनको ताजा मन्ना वचन, बुझ्नुभयो? ध्यान दिनुहोस्, तर यो सडिसकेपछि, गन्ध त्यसमा आइसकेपछि, तब गिद्धहरू त्यसलाई खान आउँछन्। जबसम्म गनाउँदैन, तबसम्म गिद्धहरू त्यो खान आउँदैनन्। यसमा आश्चर्य मान्नु पर्ने कुरा छैन। येशूले त्यहाँ भन्नुभयो, हे यरुशलेम, त जो हरेक अगमवक्तालाई ढुङ्गाले हानिस्। ध्यान दिनुहोस्, एक व्यक्तिगत सर्वनामलाई, बुझ्नुभयो? हे यरुशलेम, हे यरुशलेम, मैले कति चाहेको थिएँ तँलाई। ऊ को थियो त? कति पटकसम्म मैले चाहे कि जसरी कुखुरीले आफ्नो बच्चाको आफ्नै पखेटा मुनि लुकाउन चाहन्थे, ठिक त्यसै गरी मैले बचाउन चाहे। तर तैले हरेक अगमवक्तालाई जसलाई मैले पठाएको थिएँ ढुङ्गाले हानेर मारिस। त्यो महान मण्डली यरुशलेम, यरुशलेम जो यस पृथ्वीको होइन, तर हामी स्वर्गीय यरुशलेम कुरा गरिरहेका छौँ, जहाँबाट हामीलाई वचन आउँछ पहिलेदेखि नै चुनिएकाहरूको लागि, बुझ्नुभयो? त्यो पुरानो नाशवान यरुशलेम होइन, यो त नयाँ यरुशलेम हो जो नष्ट हुँदैन। त्यो पुरानो यरुशलेम त मनुष्यको द्वारा बनाइएको थियो, तर नयाँ यरुशलेम जसलाई खुदाले बनाउनु भयो, बुझ्नुभयो? यसमा वचन प्रकट भइरहेको छ, मेरो पिताको स्थानमा धेरै स्थानहरू छन्, म त्यहाँ जानेछु र तिमीहरूको लागि तयार पार्नेछु। सृष्टिकर्ताले बनाउनु भएको सुनको सडक र अरू पनि त्यस्तै त्यस्तै, यो हो त्यो नाश जो हुँदैन। हे यरुशलेम, यरुशलेम, कति पटक मैले समयको सुरुदेखि नै, अर्को तेस्रो व्यक्तिले भनेको होइन, यो अर्को कसैले भनेको होइन, तर मैले चाहे जसरी कुखुरीले आफ्नो पखेटा मुनि आफ्ना चल्लाहरूलाई समेट्न चाहन्थे, ठिक त्यसै गरी तँलाई समेट्न चाहे, तर तैले समेटिएनस्। तर अब तेरो अन्त समय आएको छ। जहाँ ताजा मासु छ त्यही उकाबहरू जम्मा हुनेछन्, तर जब मासु सड्नेछ तब गिद्धहरू र चिलहरू जम्मा हुनेछन्। बुझ्नुभयो? ध्यान दिनुहोस्, मोसालाई ध्यान दिनुहोस्, उसले कहिले पनि खुदाका सन्तानहरूलाई सडेको दिएनन्। मोसा एक उकाब थिए, उसले कहिले पनि नोआबाट बचेको त्यो भोजन खुदाका सन्तानलाई दिएनन्। उसँग त ताजा खुदाको वचन थियो। खुदा यहोवाले मलाई जंगलमा भेट्नुभयो र उहाँको वचनमा प्रमाणित गर्नुभयो, तब उहाँले मलाई यहाँ तिमीहरूका पठाउनुभयो ताकि म तिमीहरूलाई मिस्रबाट निकालू। तर उसँग समय अनुसारको वचन थियो, तर उसँग त समय अनुसारको वचन थियो। अब्राहमसँग जोसँग प्रभुको प्रतिज्ञा थियो, प्रभुले भन्नुभयो तेरो वंशको मानिसहरू परदेशमा 400 साल परदेशी भएर रहनेछन्, तर म उनीहरू कहाँ आउनेछु र तिनीहरूलाई सामर्थ्य हातले उद्धार गर्नेछु। मोसाले भने प्रभु यहोवा मसँग कुरा गर्नुहुनेछ र मलाई देखाउनुहुनेछ अनि मलाई बताउनुहुनेछ कि मैले के गर्नुपर्नेछ भनी, र म तिमीहरूलाई भन्नेछु म हुँले तिमीलाई पठाएको हुँ, म हुँ, म थिएँ होइन, म हुँले, म हुनेछु होइन, म हुँ। यो म हुँ वर्तमान काल हो, अहिलेको वचन वर्तमान समयको वचन, वचन त्यो थियो होइन, न त त्यो हुनेछ होइन, अहिलेको वर्तमान समयको वचन। देख्नुभयो? तपाईँले बुझ्नुभयो? म हुँ, म हुँ, यो नै वचन हो। आदिमा वचन थियो, वचन खुदा यहोवासँग थियो, के यो सही हो? म हुँ। खुदाले मलाई आफ्नो अगमवक्ताको रूपमा पठाउनु भयो कि म यसलाई सत्य प्रमाणित गरूं, यस वचनको उत्तर म हुँ हो। उहाँले नै यसो भनी मलाई गर्नको लागि पठाउनु भयो। जब मोसाले यो गरे, फारोले भने ठिक छ, हामीसँग पनि प्रशस्त मात्रामा यस्ता केटाहरू छन् जो तैले गरेको सबै काम गर्न सक्छन्, यो हो नकल गर्नेहरू। येशूले भन्नुभयो यी अन्तका दिनहरूमा यी कुराहरू फेरि दोहोरिनेछन्। देख्नुभयो? ठिक तिनै कुराहरूको दावा गरिरहेको। ध्यान दिनुहोस् कुन कुरा पहिला आएको, ध्यान दिनुहोस् कुन प्रभुको वचन अडिक थियो। के यो सही हो? के यो सही हो? ठिक हो। हामी यसलाई ध्यान राखौ, मोसाले कहिले पनि नुहाको समयको वचन तिनीहरूलाई दिएनन्। गिद्धहरूले यसलाई खानै सक्दैनन्। अहँ, गिद्धले होइन, यिनले यसलाई खान सक्दैनन्। यो त प्रतिज्ञा गरिएको वचन हो। ध्यान दिनुहोस्, उसको सन्देश खुदाबाट आएको थियो। त्यो सन्देश त्यसै समयको लागि वास्तविक रूपमा पहिलेदेखि नै ठहराइएको खुदाको वचन थियो। न त येशूले मोसाबाट बचेको अर्थात मोसाको सन्देश दिनुभयो। मोसासँग उसकै समयको सन्देश अर्थात वचन थियो, तर मोसा एक अगमवक्ता थिए। यहाँ खुदा स्वयं आफै बुझ्नुभयो येशूको बारेमा। येशूले कहिले पनि मोसाबाट बचेको सन्देश दिनुभएन, ताजा वचन दिनुभयो। तर यहाँ गिद्धहरूलाई हेर्नुहोस्, यी संगठनहरूमा यहाँ पुराना सन्देश जबरजस्ती रूपमा खाँदी खाँदी भइएको छ। हामीलाई थाहा छ मोसालाई व्यवस्था दिइयो, हामीसँग व्यवस्था होइन, तपाईँसँग आज व्यवस्था छैन। उहाँले भन्नुभयो यदि तिमीहरूले मोसालाई चिनेका हुन्थ्यौ भने मलाई पनि चिन्दथ्यौ, किनभने मोसाले मेरो बारेमा भनेका थिए, ओ मेरा। बुझ्नुभयो? जहाँ ताजा मासु छ त्यही उकाबहरू जम्मा हुनेछन्। उकाबहरू, ताजा मारिएको वचनमा वचन जो उदाएको छ, शक्तिदायक वचन जो एक समयको लागि ठहराइएको र प्रमाणित गरिएको भोजन सन्तानहरूलाई खान दिइयो। अब यो लास होइन जो सयौं वर्षबाट थियो, यहाँ त गिद्ध जमा हुन्छन्। ठिक त्यसै गरी आज पनि लुथरसँग पश्चातापको सन्देश थियो, तर तिमी लुथरनहरूको झुण्ड आज सडेको छ। ब्याप्टिस्टसँग सन्देश थियो, तर तिमी सडेका ब्याप्टिस्ट झुण्ड। देख्नुभयो? पेन्टिकोस्टलसँग सन्देश थियो, अब वचनमा आऊ, पेन्टिकोस्टलहरू सडेका गनाएका झुण्ड वचनमा फर्क। तर जहाँ ताजा मासु छ त्यहाँ उकाबहरू जम्मा हुनेछन्। स्मरण राख्नुहोस्, लुथरनको तिनका दिनहरूमा तपाईँ तिनीहरूलाई रोमन क्याथोलिकको सडेको भोजन खुवाउन सक्नुहुन्थेन। हुन सक्छ सर, उसँग उस मण्डलीयुगको ताजा मासु थियो, त्यो मण्डलीयुगको ताजा मासु थियो। तपाईँ मेथोडिस्टलाई लुथरनको सडेको भोजन खुवाउन सक्नुहुन्न? सक्नुहुन्न सर, उसले यो सडेको खान सक्दैन, यो त बासी सडेको छ। ध्यान दिनुहोस्, त्यसबाट जीवन निस्केर अगाडि बढिसकेको छ। त्यो त पुरानो डाँठ हो जो सुकिसकेको छ, जीवन हमेसा अगाडि बढ्दैछ। तपाईँ येशू ख्रीष्टको दुल्हनलाई पेन्टिकोस्टलहरूको भोजन खुवाउन सक्नुहुन्न, कहिले खुवाउन सक्नुहुन्न। संगठनमा किरा परिसकेको छ, सडेको छ, यसबाट केही हुनेवाला छैन, यसबाट केही हुँदैन, किनकि यो प्रतिज्ञा हो। यहोवाको त्यो महा र डरलाग्दो दिन आउन भन्दा अगाडि म तिमीहरूको लागि एलिया अगमवक्तालाई पठाउनेछु, यसले बालकहरूको हृदयलाई पितृहरूको प्रेरितहरूको विश्वासमा फेरि फर्काउनेछ। यी सबै प्रतिज्ञाहरू बाइबल लेखिएका छन्। म यो गर्नेछु र त्यही उकाबहरू जमा हुनेछन्। जे जति पिताले मलाई दिनुभएको छ ती सबै म कहाँ आउनेछन्। देख्नुभयो? येशूले त्यो सडेको बासी भोजन कहिले खुवाउने कोसिस गर्नु भएन, तर जब येशू आउनुभयो शरीरमा भई, तब उहाँले उनीहरूलाई गिद्धको झुण्ड पाउनुभयो। हामीसँग मोसा र उसको व्यवस्था छ। बुझ्नुभयो? के भने तिनीहरूले ठिकै छ, त्यो ठिक भोजन थियो। जब उनीहरूलाई ताजा मासुको रूपमा मोसाको समयमा दिइएको थियो, हेर्नुहोस्, त्यो समयको लागि त्यो ठिक भोजन थियो। तर यो त भोजन हो जसको बारेमा स्वयं मोसाले अगाडि गरेका थिए, जसले बलिदान चढाएर यसो भने, तेरो खुदा यहोवा तिमीहरूकै बीचबाट, अर्थात् तिमीहरूकै दाजुभाइको बीचबाट म जसले एउटा अगमवक्ता उत्पन्न गर्नुहुनेछ। र यस्तो हुनेछ कि जो जो मनुष्यले मेरो यस वचनको अनि अगमवक्ताको जो त्यसले मेरो नाम लिएर भन्नेछ त्यस भनेको वचनलाई ग्रहण नगर्नेहरूलाई म तिनीहरूकै बीचबाट नष्ट पारिदिनेछु। र यो भयो, हेर्नुहोस् कसरी पुरानो नियममा गएका 600 भविष्यवाणीहरू येशु ख्रिस्टको समयमा पूरा भएका थिए। तिनीहरूले मेरा हातहरू मेरा खुट्टामा किल्ला हानेका थिए। लगभग मैले भुले 7 या 8 घण्टामा कति धेरै भविष्यवाणी पूरा भएका थिए येशुको जीवनमा। ती सबै पूरा भए जो जो अगमवक्ताहरूले येशुको विषय भनेका थिए। यदि मैले आज भविष्यवाणी गरेर भनौँ कि आजबाट 1 वर्षको बीचमा यो घटना घट्नेछ भने, तब यो पूरा हुनको लागि मसँग 20% मात्र सम्भावना हुन सक्छ, चाहे यो ठिक हो या चाहे यो गलत हो। यदि म भनौँ कि यो घटना घट्नेछ अनि यो कहिले घट्नेछ यो नभनु, तब मसँग त्यो भन्दा पनि कम से कम सम्भावना हुनेछ। यदि म कहूँ कि यो घटना कहिले घट्छ, तब मलाई अलिकति गुन्जाइस हुनेछ। यदि म कहूँ कि यो पछि हुनेछ, यदि म यस सङ्घको लागि 100 गुन्जाइस भए त यो त त्यति बेला पनि घट्न सक्छ यदि यो सत्य नभए। यदि मसँग यसको लागि 100,000 गुन्जाइस भए त यो त त्यति बेला पनि घट्न सक्छ यदि यो सत्य भए त। र हरेक वचन हालेलुया जो ख्रिस्टको विषयमा शब्द दर शब्द जो लेखिएको थियो त्यो पूर्णतया पूरा भयो। यहाँसम्म कि एक समय पवित्र शास्त्र पढ्दै गर्दा येशू पढ्दा पढ्दै रोकिएर भन्नुभयो, प्रभुको आत्मा ममा छ सुसमाचार प्रचार गर्न, र छुटकाराको लागि बीचमा रोकिनुभयो, बाँकी रहेको वचन दोस्रो आगमनको लागि थियो। आमेन। छुटकाराको लागि बीचमा रोकिनुभयो, बाँकी रहेको वचन दोस्रो आगमनको लागि थियो। बुझ्नुभयो? आमेन। स्वर्गहरू र पृथ्वी भित्र जानेछन्, मेरा वचनहरू भित्र जाने छैनन्। बुझ्नुभयो? उहाँ स्वयं त्यस समयको वचन हुनुहुन्थ्यो जो कि उनीहरूलाई खुवाउँदै हुनुहुन्थ्यो। मोसाले यस सत्यलाई उनीहरूलाई भनेका थिए, तर तपाईँ बुझ्दै हुनुहुन्छ होइन त, तिनीहरू त्यस मिश्रबाट निस्किसकेपछि पनि ताजा मन्ना खाएर पनि संगठनमा बस्न थाले। तर उकाबारले ताजा भोजन खाएर घरमा गए, गिद्धहरू संस्था बनाए, तब तिनीहरूले केही चिज हेर्नलाई फर्केर गए। वचन छ यहाँ, उनीहरूले भने यहाँ वचन आउनु पर्छ, हिजो हामीसँग मृगको मासु थियो खायौं, भोलि हाम्रो लागि भेडा। के तपाईँले मेरो मतलब बुझ्नुभयो? जबकि मृगको पुरानो मासु स्वादिष्ट थियो र बचेको छ बासी, फेरि पनि भन्नेछन् कि आज हामीलाई खानको लागि भेडा आएको छ। यो कहाँ छ त? बुझ्नुभयो तपाईँले मेरो मतलब? स्वर्गदूतको भोजन। मानिसहरूले एक दिन मन्ना खाएका थिए, यदि तिनीहरूले हिजोको मन्ना आजसम्म राख्ने कोसिस गरेका भए त त्यो मन्ना सडेर बिग्रन्थ्यो। कति सिद्ध रूपले यसलाई छायामा सम्झाइएको छ, के तपाईँले बुझ्नुभयो? आज पनि ठिक त्यसै तरिकाले भइरहेको छ। ध्यान दिनुहोस्, येशूको समयका अभिषिक्तहरू जो गिद्ध थिए, पुरानो मन्नाको सहायताले अर्थात् बासी मासुको सहायताले दुष्ट आत्माहरू निकालेका थिए। के यो ठिक होइन त? तिनीहरूले दुष्ट आत्मालाई निकालेका थिए, येशूले यसै भन्नुभएको थियो। र स्मरण गर्नुहोस्, तिनीहरूका दिनहरूमा तिनीहरूसँग अगमवक्ताहरू थिए, काइफा प्रधान पुजारीले भविष्यवाणी गरेका थिए। तपाईँहरू मध्ये कतिलाई थाहा छ यो कुरा? काइफाले भविष्यवाणी गरेको कतिलाई थाहा छ? ध्यान दिनुहोस्, यही हो खेतमा जंगली दानाको स्तुति। यो पनि त्यही अभिषेकको द्वारा सिचिएको छ। यस्तो नभएको भए बाइबलले किन भन्छ त काइफाले भविष्यवाणी गरेको थियो? किनभने त्यो समयको प्रधान पुजारी काइफा थियो। फेरि पनि एउटा सडेको गनाएको खानेवाला गहुँको बीचमा एक जंगली दाना बसेको थियो, तर पनि आत्मा उसँग थियो, साँचो प्रभुको पवित्र आत्मा उसँग थियो। प्रचार गर्न, भविष्यवाणी गर्न अनि भविष्यमा आउने घटनाको भन्नको लागि खुदाको पवित्र आत्मा उसँग थियो। तरै पनि उसले आफ्नो समयको प्रमाणित वचनलाई इन्कार गरेको थियो जसको विषयमा उसले भविष्यवाणी गरेको थियो र क्रुसमा पनि चढायो। हो भाइहरू, प्रभुको अनुग्रह होस्, यस कुरालाई हामीले धेरै बेरसम्म हेर्दै आएका छौँ। के तपाईँ यसलाई बुझ्नु भएको छ? वचनबाट हामीले धेरै कुरा हेर्दै आएनौ र म छिटो छिटो गर्नेछु। अझै मसँग 10 पान्नाहरू छ कसरी वचनद्वारा प्रमाणित गरिएको छ यी सबै कुराहरूको लागि। सूर्य धर्मी र अधर्मी दुवैको लागि एकै समान उदाउँछ। यसैलाई प्रमाणित गर्नको लागि येशूले भन्नुभयो, यदि म खुदाको औंलाको सहायताबाट दुष्ट आत्माहरूको निकाल्छु भने तिमीहरूका सन्तान फेरि कसको सहायताबाट निकाल्छन् त? तिनीहरू दुष्ट आत्माको निकाल्थे, तिनीहरू भविष्यवाणी गर्थे, के यो सही हो? तर येशू ख्रीष्टको जो उस समयको सिद्ध वचनको रूपमा तिनीहरूले चिन्न सकेनन्। किन? किनभने येशू ख्रीष्ट तिनीहरूको संगतिमा अर्थात् तिनीहरूको मतमा नभएको कारणले गर्दा। अब मत्ती 24:24 फेरि हेरौँ, झुटे ख्रिस्टहरू अभिषिक्तहरू उठ खडा हुनेछन्, त्यहाँ झुटे अगमवक्ताहरू हुनेछन्, भविष्यवाणी गर्नेछन्। बुझ्नुभयो? र हुन सक्यो भने त चुनिएकाहरूलाई पनि भ्रममा पार्नेछन्। के यसलाई तपाईँले अब बुझ्नुभयो? ध्यान दिनुहोस् बच्चाहरू, के गर्ने त कसका बच्चाहरू? यदि म खुदाको वचनद्वारा दुष्टलाई निकाल्छु भने कुन उहाँ स्वयं खुदाको वचन हुनुहुन्थ्यो, तिमीहरू संस्थायी मण्डलीले पनि कसको सहायताबाट दुष्ट आत्मा निकाल्छौ त? केवल खुदाले नै दुष्ट आत्मालाई निकाल्नुहुन्छ। हामीलाई यो थाहा छ कि केवल खुदा नै यो गर्न सक्नुहुन्छ, किनकि जो निस्कन्छ त्यो भन्दा बढी शक्तिशाली निकाल्नेवाला हुनुपर्छ। यो गर्नको लागि तिनीहरूसँग सामर्थ्य हुनुपर्छ। के तपाईँलाई थाहा छ कि प्रकाशको पुस्तकमा लेखिएको छ कि अन्तको दिनमा म ख्रिस्ट विरोधी उठ्नेछन्, अद्भुत चिन्हहरू र चमत्कारहरू गर्नेछन्, यस्ता कार्यले गर्दा पृथ्वीमा रहनेहरूलाई धोकामा पार्नेछन्, तिनीहरू हरेकलाई धोकामा पार्नेछन्, ख्रिस्टियन र अरू सबैलाई जसको नाम मेमनेको जीवनको पुस्तकमा लेखेको छैन ती सबैलाई भ्रम पार्नेछन्। यो हो मत्ती 24:24 को मतलब। जसको नाम मेमनेको जीवनको पुस्तकमा जगतको उत्पत्ति भन्दा पहिला लेखेको छैन ती सबै धोकामा पर्नेछन्। जो जीवन त्यसको जरामा थियो ठिक त्यही जीवन खास सुन्तलाको बोटमा हुन्छ। यसरी हरेक अमिलो वर्गका फलमा यसरी नै भएर आउँछन् अनि अगाडि बढ्नेछ र रुखको टुप्पोमा गई फल लगाउँछ। माथिका यी सबै संघ संस्थाहरू कलमीका हाँगाहरू हुन्। के तपाईँले बुझ्नुभयो? म यसलाई छिरछिर गर्छु। बलियो मान्छे, अब दाउदलाई स्मरण गर्नुहोस्। उनी सोचे साँचो विश्वासी थिए, साँचो रूपले खुदाको कार्य गर्ने कोशिशमा थिए र खुदाको हिसाबको अनुसार थिएनन्। तिनीहरू अभिषिक्तहरू त तर येशूले भन्नुभयो तिनीहरूको शिक्षा मनुष्यको स्वयंको अनुवादको रूपले थियो, वचनको अनुसार थिएन। देख्नुभयो? खुदाको वचन अनुसार थिएन, प्रमाणित वचनको अनुसार थिएन। एक यस्तो ऐतिहासिक ख्रिस्टको बारेमा सिकाएका थिए। देख्नुभयो? शिक्षा यस्तो प्रकारको थियो उनको। र बाइबलले यसो भन्छ, उहाँ हुनुहुन्छ, म हुँ, म हुनेवाला होइन, म हुँ अहिले, आज, वर्तमान। उहाँ त्यो वचन हुनुहुन्छ जो अहिले वर्तमान हुनुहुन्छ, जीवित हुनुहुन्छ। आदिमा उहाँ हुनुहुन्थ्यो, उहाँ हुनुहुन्थ्यो, आरम्भमा उहाँ पातहरूमा हुनुहुन्थ्यो, डाँठमा उहाँ हुनुहुन्थ्यो, भूसामा उहाँ हुनुहुन्थ्यो, तर उहाँ अब दानामा हुनुहुन्छ। विगतका दिनलाई फेरि ल्याएर तपाईँ जिउन सक्नुहुन्छ त? के फेरि जीवन भूसमा जान्छ त? एक पटक थियो तर अब होइन। के यो भूस फेरि हरियो होला त? एक पटक सुकिसकेको भूस फेरि हरियो हुन सक्दैन। फेरि जीवन आउला र यो कहिले हुन सक्दैन, किनकि जसले एक पटक ज्योति पाएर वचनको साथ चलेनन्, जो वचन पूरा भयो तिनको लागि फेरि नयाँ हुन असम्भव छ। तिनीहरू मरिसके, सकिए, झाडी र जंगली बोट त निष्कृष भइसकेका छन्, जसको अन्त त जलेर खत्म हुनु हो। के यो सही होइन त? अब म यसलाई छिटो छिटो गरी भन्नेछु, ध्यानमा राख्नुहोस्। अब वचनलाई ध्यान दिनुहोस्। ऐतिहासिक खुदा सिकाउनेहरू, देख्नुभयो? तिनीहरू विगतका जिउनलाई कोसिस गरेका छन्, जस्तो कि हो बेस्लीले भने, अरूले पनि यस्ता अरूले पनि भने। समयको वचनलाई तपाईँहरू तिरस्कार गर्नुहुन्छ, साँचो रूपमा प्रमाणित गरिएको मन्नालाई तिरस्कार गर्नुहुन्छ, खास समयको मन्ना। हाम्रो नयाँ मसकमा तिनीहरू आफ्नो पुरानो लुथरन बेप्टिस्ट पेन्टिकोस्टल दाखरालाई राख्न चाहन्छन्। यसबाट केही हुनेवाला छैन। अनि हाम्रो नयाँ दाखरस तिनीहरूको मसकमा रहन सक्दैन। यदि तिनीहरू यो हाम्रो नयाँ दाखरसलाई संस्थायी मण्डलीमा राख्ने कोसिस गर्छन् भने यो त तिनीहरूको मूर्खतालाई दर्शाउँछ। तिनीहरू यसरी गर्न सक्दैनन्। यसो गरे भने त नयाँ दाखरसले पुरानो मसकलाई तोडिदिन्छ। अब भाइहरू हो, मैले खुदाको वचनको द्वारा सिद्ध रूपमा देखेको छु। अब यसलाई हेर्नुहोस् डाक्टर, यदि हामीसँग यो छैन, मेरो सोचाइमा तपाईँहरूको बीचमा हालहालै यो देखिन्छ, हामीमा यो हुन सक्दैन, तपाईँ जो गर्दै हुनुहुन्छ गर्दै जानुहोस्, हामीमा यो हुन सक्दैन। बुझ्नुभयो तपाईँले? हेर्नुहोस्, यसले काम चल्दैन, यसले त तोडिदिन्छ। तपाईँ पुरानो कपडामा नयाँ टुक्रा लगाउन सक्नुहुन्न, यसले त पुरानोलाई फाडिदिन्छ। बुझ्नुभयो यसलाई? के यसुले भन्नुभएन र तपाईँ नयाँ दाखरस पुरानो मसकमा राख्न सक्नुहुन्न, यसले त पुरानो मसकलाई तोडिदिन्छ, नयाँ दाखरसमा त जीवन हुन्छ। यो ठिक कुरा हो नि? ध्यान दिनुहोस्, अब यहाँ म वचनलाई छिटो गर्दैछु जबकि हामी यसलाई समाप्त गरिरहेका छौँ। ध्यानमा राख्नुहोस् प्रकाश 16:13-14 यदि तपाईँ यसलाई लेख्न चाहनुहुन्छ भने लेख्नुहोस्। सायद मसँग यसलाई व्याख्या गर्ने समय छैन, म तपाईँहरूलाई पक्का रूपले भन्न चाहन्छु, यसलाई हेर्नुहोस्। अब विचार गर्नुहोस्, यो छैटौं र सातौं कटौरा खन्याउनेको बीचका कुरा हो। अब म यसलाई समाप्त गर्न गइरहेको छु, केही मिनटमा समाप्त गर्नेछु, यदि केही मिनट तपाईँले सही दिएको खण्डमा। अब म यसलाई समाप्त जाँदैछु। तीन अशुद्ध आत्माहरू भ्यागुत जस्तै यी प्रकाश 16:13-14 पाइने छैटौं र सातौं कटौरा खन्याउनुको बीचको घटना हो। यसलाई ध्यान दिनुहोस्। के तपाईँले यसलाई ध्यान दिनुभयो त? कसैको मुखबाट बाहिर निकालिएका छन्। यदि तपाईँ यसलाई जान्नको लागि तयार हुनुहुन्छ भने आमेन भन्नुहोस्। यो आत्माको एकता, त्रिएकता, हे संस्थागत भाइहरू हो, केही समय यसलाई हेर्नुहोस्। तपाईँ जो रेडियो टेलिफोनद्वारा सुनिरहनु भएको छ, एकैछिन यसलाई छोडी कतै नजानुहोस्, कोठा छोडी बाहिर नजानुहोस्। तपाईँ आफ्नो टेप रेकर्डलाई बन्द नगर्नुहोस्, केही समय पर्खनुहोस् र सुन्नुहोस्। तपाईँ खुदाबाट जन्मिनु भएको हो भने तपाईँ सुन्नुहुनेछ। यदि तपाईँ खुदाबाट जन्मिनु भएको हो भने तपाईँले सुन्नुहुनेछ। भ्यागुताको त्रिएकता, भ्यागुता यस्तो जानवर हो, यसले हमेसा पछिल्लोतिर हेर्ने गर्छ। यो कहिले पनि आफू कहाँ गइरहेको छ त्यो देख्दैन, यसले त कहाँबाट आएको त्यो मात्र हेर्ने गर्छ। बुझ्नुभयो के? तपाईँले बुझ्नु भएन र? त्रिएकताको जन्म कहाँबाट भएको हो? स्मरण राख्नुहोस्, तीन अशुद्ध आत्माहरू, अलग अलग आत्माहरू। के तपाईँले यसलाई बुझ्नुभयो? ध्यान राख्नुहोस्, तिनीहरूले निसिया सभालाई हेरिरहेका छन् जहाँबाट त्रिएकताको शिक्षाको जन्म भएको थियो। त्रिएकता बाइबलबाट जन्म भएको होइन, बाइबलमा यस्तो केही पाइँदैन। तिनीहरू निसिया सभा, जो निसिया रोमबाट, जो ट्रिनिटी, त्रिएकताको जन्म निसिया रोमबाट आएको हो। ध्यान दिनुहोस्, तिनीहरू कहाँबाट आए? हेर्नुहोस्, भ्यागुताको त्रिएकता जो पुरानो त्रिएकताबाट आयो, यसैले नयाँ त्रिएकतालाई ल्यायो जो तिनीहरूको माता थिए। यो कहाँबाट आयो त? यो त्रिएकता, अजगर, बुझ्नुभयो, पशु र झुठा अगमवक्ता, पुरानोको सट्टामा नयाँ त्रिएकता। यी भ्यागुताहरू कहिले निक्लेर आए त? कहिले भएका थिए? ध्यान दिनुहोस्, तिनीहरू ती सबै युगमा थिए, तर छैटौं र सातौं कटौराको बीचको समय भन्दा पहिला प्रकट भएका थिएनन्। केवल मोहर खोलिनु भन्दा पहिला यी प्रकट भए, किनकि सातमा दूतको सन्देशमा खुदाका गुप्त रहस्य प्रकट हुनुपर्ने थियो। यी सबै त्रिएकताका कुराहरू र झुटा बप्तिस्माहरू र हरेक कुराहरू प्रकट भइसकेका थिए। खुदा हामीलाई सहायता गर्नुहोस्, सच्चाई के हो हामी जान्न सकौं। यो नसोच्नुहोस् कि कोही व्यक्ति यस्तो केही कुरा गरेको छ भनेर। मैले अनुभव गरेको छु कि आत्मा त्यस कुरामा अप्रसन्न भएको छ। म आफ्नो बारेमा कुरा गरेको होइन भाइहरू, म त खुदाको दूतको बारेमा भन्दैछु जो यहाँ उपस्थित छ। यो एकदम सत्य हो। ध्यान दिनुहोस्, त्रिएकता, अजगर, कतिजनालाई थाहा छ कि अजगर के थियो भनेर? यो रोम थियो, अनि अजगर त्यो स्त्रीको अगाडि उभिएको थियो जुन स्त्रीले बच्चा पाउन लागेकी थिए, त्यस बच्चालाई खानको लागि। के यो सही हो? बाइबलको भनाइ अनुसार पशु के हो? सामर्थ। ठिक हो, झुटा अगमवक्ता, एक झुटा अगमवक्ता, एक झुटा अभिषिक्त। बुझ्नुभयो, यो झुटा अगमवक्ता एक वचन कहाँबाट आएको थियो? यो झुटा अगमवक्ता एक वचन, झुटा अगमवक्ता पहिलो पोप थियो, र यो कहाँबाट आयो? बेस्या, यो बेस्याहरू की आमा, यी सबै यसरी आएका हुन्। एक झुटा त्रिएकता उदय रहेको छ, आरम्भको दिनहरूमा होइन, न त आरम्भका दिनहरूमा यो प्रकट रूपमा देखियो, यो त यसरी बढ्दै गयो। तर जब सातै मोहर खुले, तब भेदका कुराहरू खोलिए, तब यी थाहा भयो, तब ती भ्यागुताहरू, तीन अशुद्ध आत्माहरू भ्यागुता जस्तै आफैमा प्रकट रूपमा निस्केर आए। त्रिएकताको शिक्षा सत्यको विरोधमा छ, देख्नुभयो? हो, हेर्नुहोस् यो कहाँबाट आयो, हेर्नुहोस् यो फेरि कहाँ जाँदैछ? एक्युमेनिकल सभामा। तिनीहरू सबै आपसमा भाइहरू हुन्, जे भए पनि ठिक, त्यही आत्माहरू, त्यही कुराहरू। र यसलाई निहालेर हेर्नुहोस्, कति धोकेबाज, अचम्मका कुराहरू देखाएर यी सबै दुष्ट आत्माहरू पृथ्वीमा भएका देवताहरूमा गए, अचम्मका कामहरू गरेका छन्। यी अन्तका दिनमा भएकाहरूलाई भ्रम पार्नलाई र यी सफलता पनि हुनेछन्। खुदाले त्यस दुष्ट आत्मालाई के भन्नुभएको थियो? त्यस नरकको आत्माले भन्यो, म गएर त्यसका सबै अगमवक्ताहरूमा बस्नेछु र उनीहरूबाट झुठ बोल्न लगाउनेछु, ताकि आहाब समेत सबै नष्ट पारिनको लागि। खुदाले भन्नुभयो, जा, यस काममा त सफल होस्, तेरो यस कामलाई तिनीहरू विश्वास गर्नेछन्, तिनीहरू वचनमा, त्यस वचनमा छैनन्, त जा उनीहरूमा गएर झुठ बोल्न लगा, सफल हो। बुझ्नुभयो, जा, त उनीहरूमा बहकाउन सफल हो, त यो काम उनीहरूमा भएर गर। जब त यस कुरालाई ती झुटिया अगमवक्ताहरूमा राख्नेछस्, यसै कुरामा तिनीहरू विश्वास गरी यसैमा चल्नेछन्, झुटमा चल्नेछन्। तिनीहरू र अहाब वचनको बारेमा केही बुझ्ने छैनन्, न त बुझ्ने नै कोसिस गर्नेछन्, यसरी बहकिनेछन्। त्यसले वचनलाई विश्वास गर्न सक्दैन, किनकि त्यो भूस हो। त जा, यस काममा सफल हुनेछस्। यहाँ हेर्नुहोस्, यी झुटे भ्याकुताहरूलाई जसले पछाडि हेर्छन्, किन तपाईँलाई थाहा छ कि तिनीहरू पछि हेर्छन्? त्यही भन्छन्, निसिया सभालाई हेर, ठिक पछिल्लोतिर फर्कनेछन्, निसिया सभातिर। मलाई केही सहयोगका छैन कि तिनीहरू निसिया सभाको बारेमा के भन्छन्। म त यो भन्नेछु, यहाँ उस खुदाको सिंहासनको अगाडि यो भन्दैछु, के थियो होइन, के हुनेछ होइन, अगाडि के हुनेछ, यसैले खुदा म हुँ हुनुहुन्छ। बुझ्नुभयो, झुठे तिनीहरूलाई हेर्नुहोस्, ओहो झुठे, ध्यान दिनुहोस्, ती झुट बोल्नेहरू कहाँबाट आए? अब ध्यानले सुन्नुहोस्, सात मोहर खुलेपछि हामीहरूले यसलाई स्पष्ट रूपबाट बुझेका छौँ, यसले रहस्यको प्रकट गरेको छ, त्रियकता के हो भनेर। बुझ्नुभयो, त्रियकता शब्द बाइबलमा कहीँ लेखिएको छ र? देख्नुभयो के, कहीँ बाइबलले त्रियकता शब्दलाई भनेको छ? बाइबलमा यो के छ? बाइबलमा कहाँ छ तीन खुदाहरू? यी तीन खुदाको उपासना गर्नेहरू के ती मूर्ति पूजक भएनन् त? कसरी तीन अलग अलग हुन सक्छन्? जब यसुले भन्नुभयो म र मेरो पिता एक हौ, यदि तिमीहरूले म पितामा र पिता मसँग यसलाई विश्वास गरेनौ भने त तिमीहरू यही पापमा मर्नेछौ। देख्नुभयो, तपाईँको विश्वासलाई कहाँ विश्वास गर्नुभएको छ? अविश्वास नै पाप हो, यही अविश्वासको कारण तिमीहरू नाश हुनेछौ। ओ तिमीहरूले मलाई के सम्झेका छौ कि म कहाँबाट आएको हुँ? ओ के तिमीहरू मेरो पितालाई चिन्दछौ? के तिमीहरू उहाँको नाम भन्न सक्छौ? म नै सारणको गुलाब हुँ, बिहानको चम्किलो तारा म नै हुँ। उहाँ को हुनुहुन्छ के तिमीहरू मलाई भन्न सक्छौ? मूसासँग बोल्ने आएको पुत्रमा म नै हुँ। अब्राहमको खुदा म हुँ, चम्किलो बिहानको तारा म हुँ। ओ सारणको गुलाब म हुँ, म कहाँबाट आएको हुँ तिमी के भन्दछौ? ओ के तिमीहरू मेरो पितालाई चिन्दछौ? के नाउँ हो उहाँको तिमीहरू थाहा छ भन। म नै अल्फा हुँ, म नै अमेगा हुँ, सुरुदेखि अन्तसम्म सम्पूर्ण जगतको सृष्टि गर्ने म हुँ, र उहाँ मेरो नाम हो येशु। त्रियकता छैन, यो सही कुरा हो। त्रियकता त एउटा झुठा कुरा हो। सात मोहर खुलेपछि यी भेदहरूलाई खोलिदिएको छ। सात मोहरले भेदहरूलाई, सम्पूर्ण भेदहरूलाई खोलेको छ। केही लुकेको छैन, सबै भेद प्रकट भएको छ। मोहर खुलिसके, सबै कुरा क्रम अनुसार राखिएका छ, सबै दृश्यमा आएका छन्, लुकेका सच्चाइहरू प्रकटमा आएका छन्। सालौं सालदेखि लुकेका मोहर खोलिएका छन्, जुन सबै मण्डली र संस्थायी मण्डलीमा लुकेका सबै भेदहरू सात मोहरले खोलिदिएको छ। प्रकाश सत्रकी त्यो महा बेस्या जो भेद खुलेको छ, यो बेस्या को थिए? तर यो त बेस्याहरूकी आमा पनि हो। बुझ्नुभयो? अब तपाईँहरू भन्नुहुनेछ कि भाइ बर्नम तपाईँ ठिक भन्दै हुनुहुन्छ, ती गिद्धहरू हुन्, यो सही कुरा हो। तर स्मरण राख्नुहोस्, यो गिद्ध एउटा चरा हो, यो पनि उड्नको लागि बनाइएको छ, अर्थात् उड्नको लागि अभिषेक गरिएको छ। यी दुई आत्माहरू यति नचिने नै छन् कि हुन सक्यो भने त चुनिएकोलाई पनि भ्रम पार्नेछ। यो गिद्ध उकाब भन्दा ठुलो चरा हो, उकाब जस्तै गरी उड्न सक्छ, र यो उड्नको लागि अभिषेक गरिएको छ, र यसले प्रचार पनि र भविष्यवाणी पनि गर्न सक्छ। ध्यान दिनुहोस्, जसरी उकाबले गर्छ यसले पनि त्यसै गर्न सक्छ। तर यो गिद्ध उकाब जस्तै उचाइमा उड्न सक्दैन, यति धेरै उचाइमा उड्न सक्दैन। यदि उकाब झै गरी उड्ने कोसिस गर्यो भने त त्यसमा मूर्खता प्रकट हुन्छ। हो यस, यसले उकाबको बराबरी गर्न सक्दैन। यसले यसो पनि भन्न छ, म विश्वास गर्छु येशु खुदाको पुत्र हुनुहुन्छ, म विश्वास गर्छु खुदा सर्वशक्तिमान, स्वर्गहरू र पृथ्वीको सृष्टिकर्ता येशु ख्रीष्ट उहाँको पुत्रमा यस्ता अरू सबै विश्वास म गर्छु भनी पनि भन्छन्। हो साँच्चै नै गिद्धले यो गर्न सक्छ, तर येशु ख्रीष्ट हिजो आज सधैँभरि एक समान हुनुहुन्छ भन्ने यो वचनलाई के भन्छन् त ती गिद्धहरू? बुझ्नुभयो? उकाब एक खास चराको रूपमा बनाइएको छ। यस पृथ्वीमा यो जस्ता चराहरू छैनन्, खास उद्देश्यले बनाएको चरा हो यो। बुझ्नुभयो? यदि अर्को कोही चराले उकाब जस्तै गरी उचाइमा उड्ने कोसिस गर्यो भने त त्यो टुक्रा टुक्रा भई मर्छ। यसो गर्यो भने त उसको मूर्खता हुनेछ। यदि कसैले पुरानो मसकमा नयाँ दाखमधु राख्न चाह्यो भने त पुरानो मसक फुट्नेछ। बुझ्नुभयो? यो त फुट्नेछ, यो त नष्ट हुनेछ। यसले यसो गर्न सक्दैन। गिद्ध वा अरू चराहरू उकाब चाहिँ उचाइमा उड्न बनाइएका होइनन्। यदि यसरी उड्ने कोसिस गरे भने त नष्ट हुनेछन्, किनकि उकाब पहिलेदेखि नै उकाबको लागि बनाइएको हो। यदि कसैले यसको नकल गरी माथि उचाइमा उड्न खोज्यो भने त त्यो चरा नष्ट हुनेछ, टुक्रा टुक्रा भई नाश हुनेछ। बुझ्नुभयो? तिनका पखेटाका पखहरूले काम गर्न छोड्छन् र बिचराहरू पृथ्वीमा खसी मर्नेछन्। यो निश्चय यसै हुनेछ। उकाब जस्तै गरी यो चढ्न सक्दैन, ती उचाइमा त्यो उड्न सक्दैन। यदि यसरी उड्ने कोसिस गर्यो भने त यो एक मूर्खता साबित हुनेछ। यो सत्य हो, गिद्धहरू तिमीहरू उकाब चाहिँ उड्न सक्दैनौ, किनकि यो सत्य हो। गिद्धहरू तिमीहरू उकाब चाहिँ किन उड्न सक्दैनौ? किन यो उकाब चाहिँ गर्न सक्दैन? यदि प्रयास गर्छ भने पनि उकाब चाहिँ नकल गर्न प्रयास गरे त भने त्यो उचाइमा त्यो एक अन्धा हुनेछ र यहाँ के हुनुपर्छ यसलाई थाहा केही छैन। यो त बिल्कुलै सत्य हो, देख्नै सक्दैन। यो चिल्लाउन कराउन चाहे जे गरे पनि, तर त्यसको अगाडि यदि वचन राख्यो भने त्यसले बुझ्न सक्दैन। यो त यसको लागि एक मूर्खता पुर्याउनेछ। चाहे त्यसलाई येशु ख्रीष्टको नाममा बप्तिस्माको बारेमा भन्नुहोस्, येशु ख्रीष्ट हिजो आज सधैँभरि एक समान, यस्ता अरू वचन उसलाई भनियोस्, किन? ओ अब एक मिनट पर्खनुहोस्, देख्नुभयो यहाँ यसका पंखहरू खस्न थाल्छन्, उड्न सक्दैन। देख्नुभयो त, यसले उफ्रन सक्छ, भविष्यवाणी गर्न सक्छ र दुष्टलाई पनि शैतानलाई पनि निकाल्न सक्छ, अन्य भाषामा बोल्न पनि सक्छ, चिल्लाउन पनि सक्छ, यी सबै कुरा गर्न सक्छ, यता उता तला माथि दौड्न पनि सक्छ। तर यति माथि उड्न यसले सक्दैन, जमिनमा जे पनि गर्न सक्छ र पनि यसले उड्ने अभिषेक आउन सक्छ। यो माथि उड्ने क्रममा आफूलाई सम्हाल्न सक्छ, तर पनि उचाइमा यो उड्न सक्दैन, किनकि यो यसको लागि बनाइएको होइन। देख्नुभयो त, यसले सडेको मासु खान सक्छ, तर खुदाबाट सिंहासनबाट आएको ताजा मासु यसले खान सक्दैन। यो त अन्धो छ, नकल त यसले सबै गर्न सक्छ तर बुझ्न भने सक्दैन। बुझ्नुभयो, त्यही आत्मा उसमाथि पनि आउँछ, त्यही वर्ष पनि आउँछ कि त्यो पनि गहुँ होस् भने, तर त्यो गहुँ हुँदै होइन, यो त नष्ट हुन्छ। हो, म त जान्न सक्दिनँ केही, होइन होइन श्रीमान, म डाक्टर जोनसको कुरा, यो ठिक छ, अगाडि बढ्दै देख्नुभयो, अगाडि बढ्दै जानुहोस्। यदि तपाईँ जान सक्नुहुन्छ भने बढ्नुहोस्, ध्यान दिनुहोस्, त्यो गिद्ध उकाब झैं गरी बनाइएको छैन, न त यो उकाबको जाति परिवारमा जन्म्यो। ऊ त उसले यो एक कागती हुन सक्छ जो सन्तलाको रुखमा, तर यो सन्तलाबाट आएको होइन, यो त एक कलमीद्वारा आएको हो, यो त कहीँबाट जोडिएको हो, जन्मबाटै यो होइन। जब यो आफ्नै संघ संस्थाई मण्डलीहरूमा यति माथि उचाइमा पुग्छन् कि तिनीहरू खुदाबाट पहिलेदेखि नै प्रमाणित गरिएको वचनलाई देख्नै सक्दैनन्, यसलाई तिनीहरू चिन्न सक्दैनन्, ओ यो त कठिन छ, टाउको माथिबाट जान्छ, बुझ्नै सक्दैनन्, यी सबै बकवास, बुझ्न सक्दैनन्। देख्नुभयो त, बुझ्दै बुझ्दैनन्, बुझ्नको लागि बनाइएकै होइनन्। यो त त्यति टाढा हेर्न सक्ने बनाइएको नै होइन, यो त केवल त्यति नै हेर्न सक्छ जति त्यसका संघ संस्थाले मण्डलले दिएका चस्माले देख्न सकिन्छ। तर त्यसपछि त त्यो लाटेको शरीर जस्तै अन्ध हुन्छ, यही नै हो, समाति नै छ, यही नै यसको मूर्खता हो। बुझ्नुभयो, माथि उचाइमा पुगेर उकाब आफ्नो भोजनलाई प्राप्त गरी खान्छ। हो सर, यहीँबाट चुनिएका उकाबहरूले तिनीहरू गिद्धलाई चिन्दछन् कि ती के हुन् भनेर। जब उसले वचनलाई स्वीकार गर्दैन, तब उकाबलाई थाहा लाग्नेछ कि यी त संघ संस्थाई गिद्धहरू हुन् भनेर चिन्नेछन्। किन गिद्ध उकाब जसरी उड्न सक्दैन? कारण यो हो, सोच्नुहोस् कि उसको खाना कस्तो छ, यसले त संघ संस्थाई मण्डली रूपी सडेको बासी खानालाई खाएको छ, यसै कारणले उसको शरीर आत्मिक हुन सकेन, आत्मिक ताकत मिलेन। अर्को शब्द भन्ने हो भने, यसले त वचन भन्दा फरक किसिमको संघ संस्थाई मण्डलीका भनाइलाई लिइराखेको छ। बुझ्नुभयो त, उसले त केवल सडे गरेको खाएको छ, बासी खाएको छ, यस्तो कुराहरूले उसको शरीर बनेको छ। जहाँ ताजा मासु खानको लागि उकाब जान्छ, त्यहाँ त गिद्ध जान सक्दैन, गिद्धले यो गर्न सक्दैन। बुझ्नुभयो, गिद्धले त यो गर्नै सक्दैन। यो मत्ती 24:24 को पूर्ति हो। गिद्ध उड्न सक्छ, उड्न सक्छ, हावामा आफ्ना पखेटाहरू फडफडाउन सक्छ, तर उकाब जस्तै उचाइमा उडिरहन सक्दैन। बुझ्नुभयो त, यही सही हो। हेर्नुहोस्, ऊ जान सक्दैन त्यति माथि, त्यो जान सक्दैन ताकि ताजा मन्ना लिन सकोस्। यो बासी मन्नालाई खान सक्छ जो यही आसपास जमिन उसलाई प्राप्त हुन्छ। त्यही बासी मरेको खरायो जो कि केही दिन अर्थात एक हप्ताबाट मरेको थियो, एक महिना बासी या 40 साल पुरानो बासी सडेको खाना खाएको गनाएको। गिद्धले यस्तो खान सक्छ, यसैमा आफैलाई खुसी पार्छ, यसैमा यो रमाउँछ, यसैमा सन्तुष्ट रहन्छ। अरू उकाब झैं यो पनि उफ्रन र कराउन सक्छ, अरू चराहरू झैं यो पनि उड्नलाई अभिषेक गरिएको छ। यो पनि त एक उकाबकै किसिम हो, तर यो बुजड हो, यो हामीलाई थाहा छ। यसलाई कसरी उड्ने थाहा छ, तर खास उकाबको जसरी उड्न यो सक्दैन। बुझ्नुभयो, यो त उकाबको बराबरी उड्न सक्दैन। यसको शरीरको बनावट नै अर्को किसिमले बनाइएको छ, उसको खाना फरक छ, सडेको बासी यसको खाना हो। बुझ्नुभयो, यसले ताजा मासु त खानै सक्दैन, ताजा मन्ना वचन। यसको भोजन त लुथरले के भन्यो, वेस्लीले के भन्यो, या फलाना फलान डाक्टरले के भन्यो, यस्तै खाना हुन् यसका। यसको भोजन आजको समयको लागि यसुले यसो भन्नुभयो भन्ने भोजन यसको होइन। यसलाई समयको वचन थाहै छैन। अब आउनुहोस्, यसलाई समाप्त तर्फ लागौं। अभिषेक गरिएकाहरू ख्रिष्टहरू यी अन्तका दिनहरूमा, तर झुटा शिक्षक र झुटा अगमवक्ता। ध्यानमा राख्नुहोस्, यो कति आकर्षक छ। अब म यसलाई तुलना गरी देखाउँछु, मसँग त्यति धेरै समय त छैन ताकि म तपाईँलाई पढाऊ। मत्ती 24:24 सँग दोस्रो तिमोथी 3:8 सँग तुलना गरौं। मत्ती 24:24 ले भनेको छ, अन्तका दिनहरूमा हेर्नुहोस्, यी दिनहरूमा झुटा ख्रिष्टहरू, झुटा अभिषिक्तहरू, झुटा अगमवक्ताहरू आउने छन् र अद्भुत चिन्हहरू देखाउने छन्। यस्तो देखाउने छन् कि यो त वास्तवमा यही सही हो, यस्तो साँच्चै हो जस्तो देखाउने छन्। यसो गर्नाले खास चुनिएकालाई पनि लगभग भ्रममा पार्छन्। यसलाई ध्यान दिनुहोस्, यो त यसुले भन्नुभएको थियो। यसुको तुरन्त पछाडि यहाँ पावलले यसो भने, अब यी अन्तका दिनहरूमा धार्मिक परम्परागत मानिस आउँछन्। बुझ्नुभयो, भक्तिको पोसाक लगाएर केही समझ नभएका मूर्ख स्त्रीलाई वशमा पार्नेछन् र दुनियाँका लोभ र लालचमा पारी आफूलाई खिचेर लैजानेछन्। र यो अचम्मको कुरा हो, तिमीहरू यो भन्छन्, किन तिमीहरूले ती स्त्रीलाई यिनको विषयमा यसरी भन्ने हो? भलाइको लागि? तिनीहरू यस कुरालाई बुझ्दैनन्, बुझ्नै सक्दैनन्। मूर्ख स्त्रीलाई आफ्नो वशमा पारी डोर्याउँछन्, तमाम लालचमा डोर्याउँछन्, सच्चाईका कुराबाट टाढा लैजान्छन्, लालचमा लैजान्छन्। बुझ्नुभयो? जसरी जेनेस र जेम्रसले गरेका थिए। मत्ती 24:24 झुटा ख्रिस्टहरू झुटा अभिषिक्त भएकाले अद्भुत चिन्हहरू र काम गरी चुनिएकालाई पनि धोकामा पार्न सक्छन्। अब हेर्नुहोस्, जेनेस र जेम्रस मोसाको विरोधमा उठ खडा भएका थिए, आज पनि यसरी नै साँचो अगमवक्ताको विरोधमा उठ खडा हुनेछन्। र आफ्नै बुद्धिले विश्वासलाई निकम्मा तुल्याउन होइन, त एउटा विश्वास एक विश्वासलाई बुद्धिको द्वारा गलत स्वीकार गर्नेछन्, साबित गर्नेछन्। एक विश्वास, एक प्रभु, एक बप्तिस्मा। एक प्रभुमा विश्वास नगरी तपाईँ एक विश्वासमा आउन सक्नुहुन्न। तपाईँ दुई बप्तिस्मामा होइन, पिताकोमा, पुत्रकोमा, पवित्र आत्माकोमा, यसरी होइन, एउटै बप्तिस्मा येशू ख्रीष्टमा, यो नै ठिक हो। देख्नुभयो झुटो बप्तिस्मालाई? ध्यान राख्नुहोस्, जब तपाईँ घरमा जानुहुन्छ यसलाई तुलना गरी विचार गर्नुहोस्। ध्यान राख्नुहोस् मत्ती 24:24 येशूले भन्नुभएका कुरा र दोस्रो तिमोथी 3:8 पावलले भन्नुभएको कुरालाई, यी सबै नै सोच्नुहोस् र यी कुरालाई तुलना गरी हेर्नुहोस्। र अर्को पनि वचनलाई हेर्नुहोस्, लुका 17:30 र मलाकी 4 पनि हेरी तुलना गर्नुहोस्। जसरी जेनेस र जेम्रसले मोसाको विरोध गरेका थिए, त्यस समयको अभिषिक्त वचनलाई विरोध गरेका थिए। यसरी नै यी मानिसहरू, एउटा मानिस होइन, मानिसहरू, अभिषिक्तहरू सत्यको विरोध गर्नेछन्। त्यस नियुक्त गरिएको दिनमा मनुष्यको पुत्रले यी प्रकट गर्नेछ। प्रकाश 10:1-7 घरमा गएर तपाईँ पढ्नुहोस्, अध्ययन गर्नुहोस्। 7 दूतको सन्देशले मोहरहरूलाई खोली प्रकटमा ल्याउनेछ। यो भन्यो के हो? दूत मनुष्यको पुत्र होइन, तर सन्देश वाहकले मनुष्यको पुत्रलाई प्रकट गर्नेछ। के तपाईँले यसलाई बुझेर फरक पाउनुभयो? यो यही सही कुरा हो जो तपाईँलाई मुस्किल लाग्छ, बुझ्नुभयो तपाईँले? मनुष्यको पुत्र स्वयंले होइन, तर 7 दूतले मनुष्यको पुत्र, 7 दूत सन्देश वाहकले मनुष्यको पुत्रलाई मानिसहरूको बीचमा प्रकट गर्नेछ। किनभने अब गहुँले भुसलाई छोड्नै पर्छ, ठिक त्यसरी नै हो यो। गहुँ भुससँग रहिरहन सक्दैन, यो संगठनमा रहन सक्दैन, यो त दाना हो। त्यस समयमा दाना वचनको विरोधमा जेनेस र जेम्रेस भुस उठेका थिए। झुटे अभिषिक्तहरू, बनावटी विश्वासीहरू र अविश्वासीहरू, नामधारी मण्डली र पेन्टिकोस्टहरू, यी सबै सत्य असल दानाको विरोधमा उठ्नेछन्। तर तिनलाई एक्लै छोडिदिनुहोस्, तिनीहरूको भुसा या डाँठको प्रकट भएको छ, जस्ता तिनीहरू पहिला थिए, ठिक आज पनि त्यसै नै विरोधमा छन्। बुझ्नुभयो के? अब तपाईँले यसलाई बुझ्नुभयो? प्रकाश 10 भन्छ, जब ती दिनहरूमा 7 दूतले बोलिरहेको हुनेछ। अब ध्यान दिनुहोस्, 7 लाउदेशिया मण्डलीय युग हो। 7 दूतले बोलिरहेको समयमा, जब यो मण्डलीय युग संगठित भयो र मण्डलीय युगमा आयो, जब यो युग पेन्टिकोस्टलीय संगठनमा संगठित भयो, जब यसको लागि सन्देश वाहक, यी प्रत्येक सन्देश वाहक के हुन्? मार्टिन लुथर को थिए? रोमन क्याथोलिकहरूको लागि ताडना थिए। वेस्ली को थिए? लुथरनको लागि ताडना थियो। पेन्टिकोस्ट क्या थियो? यी सबै तिनीहरूको लागि ताडना थियो। अब जीवन निस्केर कहाँ गयो त? संगठनबाट जीवन निस्केर गयो, अब डाँठमा जीवन छैन, त्यो जीवन अब गहुँको दानामा पुग्यो। यो के हो? यो त पेन्टिकोस्टललाई ताड्न थियो, बुझ्नुभयो? यो समयको वचनको पूर्ति हो, बुझ्नुभयो? ध्यान दिनुहोस्, जब यो सन्देश वाहक ती दिनमा, यो यसको आरम्भ होइन, जब यस सन्देश वाहकले आफ्नो सन्देशको प्रचार गर्ने समयमा, बुझ्नुभयो? पहिलो खिचाब चङ्गाई थियो, दोस्रो खिचाब भविष्यवाणी, तेस्रो खिचाब वचनको खुलासा, प्रकट गर्नु हो, भेदहरूको प्रकट गर्नु हो। अगमवक्ता बाहेक अर्को ठुलो कोही छैन जसले भेदलाई खोल्नको लागि, तर केवल वचनद्वारा प्रमाणित गरिएको अगमवक्ताले नै भेदहरूलाई खोल्नेछ। र स्मरण राख्नुहोस्, तेस्रो खिचाबमा 7 मोहरको खुलासा थियो, लुकेका सच्चाहरूलाई जो वचनमा बन्द छाप लगाएका थिए तिनको खुलासा थियो, सच्चाईलाई प्रकटमा ल्याउनु थियो। के तपाईँले यसलाई बुझ्नुभयो? यही समयमा जब यी भेद खुल्नेछन्, ठिक त्यही समयमा जेनेस र जेम्रेस अर्थात नक्कल गर्नेहरू पनि देखा पर्नेछन्। तिनीहरूले ठिक त्यसै गरेका थिए जब साँचो वचन मोसामा भइआएको थियो। यसो भन्दै ती नकल गर्नेहरू फेरि आउनेछन्। यो वास्तवमा सही हो के? अब तपाईँले मत्ती 24:24 ले भनेको बुझ्नुभयो? हेर्नुहोस् अभिषिक्तहरूलाई, अब समाप्त गर्नुभन्दा पहिला म तीन कुरा तपाईँको बीच राख्नेछु। ती तीन कुराहरू यी हुन्। म चाहन्छु कि तपाईँ यसलाई ठिक रीतिले सुन्नु भएको होस् जबकि म समाप्त गर्दैछु। तीन कुराहरूलाई स्मरण गर्नुहोस्। तीन कुराहरू पूरा हुन गइरहेका छन्। अब म तपाईँको अगाडि तीन कुराहरू राख्न गइरहेको छु। पहिलो कुरा यो हो, दुनिया अब सदोमको अवस्थामा छ। यीशुले यो हुनेछ भन्नुभयो। बिगाडलाई हेर्नुहोस्, हाम्रा स्त्रीहरू पुरुषको जस्तै व्यवहार गरिरहेका छन् र पुरुषहरू स्त्रीका जस्तै व्यवहार गरिरहेका छन्। घिन लाग्दो, गनाएको, बासी, अशुद्धता, तिरस्कृत, दुष्ट आत्माले भरिएका, र यी सबै कुरा यिनलाई थाहै छैन। बाइबल यसै हुन्छ भन्छ, बाइबल यसै हुन्छ भनेको छ। त्यसो हो भने कहाँ भएको छ दाजा? दोस्रो कुरा यो हो, वचनले भने अनुसार यी दिनमा ज्यानस र ज्याम्ब्रस जस्ता नकल गर्नेहरू देखा पर्नेछन्। यो हो दोस्रो कुरा। तेस्रो कुरा यो हो, ठिक यसै समयमा मनुष्यको पुत्र प्रकट हुनेछ, मनुष्यको पुत्रको आगमन हुनेछ। यहाँ छन् तपाईँका विश्वासी, बनावट विश्वासी र अविश्वासी। वचनद्वारा प्रमाणित साँचो वचन यहाँ छ। बनावट विश्वासीहरू यसले नक्कल गरी धोका दिएको छ, र यहाँ यी सबैलाई तिरस्कार गर्ने अविश्वासीहरू पनि छन्। तर यहाँ साँझको समय उज्यालो हुनेछ, महिमाको मार्ग तिमीले साँच्चै नै प्राप्त गर्नेछौ। यो बिल्कुल सत्य हो। राष्ट्रहरू टुट्नेछन्, इसरायल उठ्नेछ, उदाउनेछ, चिन्ह जो हाम्रो बाइबलले पहिलेदेखि नै भनिसकेको छ, र अन्य जातिहरूको समय समाप्त हुनेछ। सदोम एकदम डरलाग्दो रूपमा टुट्नेछ। हो, तितर भित्र भएका हाम्रा आफन्नाहरू फर्केर आओ, छुटकाराको दिन आइसकेको छ। मनुष्यका हृदय डरले कामिराखेका छन्, प्रभुको आत्माले भरिँदै जाऊ, आफ्नो बत्तीलाई ठिक पार र अंगारलाई हटाऊ, तब तपाईँले समय रूपी वचनलाई देख्न सक्नुहुन्छ। माथि हेर्नुहोस्, तपाईँको छुटकारा नजिकै छ। झुटा आगमवक्ताहरू झुटो बोलिरहेका छन्। उनीहरू यसो भन्छन्, हामी अभिषिक्तहरू यहाँ छौं। खुदाको सत्यलाई तिनीहरू तिरस्कार गर्छन्, जो येशु ख्रिस्ट हाम्रो ख्रिस्ट प्रभु हुनुहुन्छ। यस कुरालाई तिनीहरू विश्वास गर्दैनन्। यहाँ यसरी नै हुनेछ भनी बाइबलले भनेको छ, यही भइराखेको छ यहाँ। तर हामी हाम्रा प्रेरितहरूको मार्गमा चलेका छौ, ठिक त्यही ज्योतिमा र त्यही विश्वासमा जहाँ पुत्रको विश्वास पितृकै तिर फर्काउने विश्वासमा। छुटकाराको दिन अति निकट नजिकै छ। मनुष्यका हृदय डरले कामिराखेका छन्, पृथ्वीको पतन भइरहेको छ। ओ, प्रभुको आत्माले परिपूर्ण हुनुहोस्, तपाईँको बत्तीको अंगारालाई सफा पारी बत्तीलाई ठिक राख्नुहोस्। माथि हेर्नुहोस्, तपाईँको छुटकारा नजिकै छ। के तपाईँ यसलाई विश्वास गर्नुहुन्छ? अब आउनुहोस्, हामी हाम्रो शिरलाई प्रार्थनामा निहुराउँ। जब यो सन्देश देशबाट अब जाँदैछ, पूर्वबाट पूर्वीय तट हुँदै पश्चिमतिर जाँदैछ, क्यालिफोर्नियाबाट न्युयोर्कतिर जाँदैछ, दक्षिण तर्फबाट हुँदै उत्तरको तर्फ गइरहेको छ, मिसनहरूबाट निस्केर अब यो प्रभुको भवन तर्फ गइरहेको छ। हामी बिचरा, हामीसँग केही छैन, हामीसँग यी सबै ठूला गर्ने सक्षमता छैन, टेलिभिजनमा प्रसारण गर्ने सक्षमता छैन, यस्ता यस्ता कार्यक्रममा खर्च गर्नको लागि पर्याप्त रूपियाँ छैन। हामी त यो कोसिसमा छौँ कि जसरी हुन्छ त्यसरी सत्यको प्रकट होस् भनी। तर जे जति सबै पिताले मलाई दिनुभएको छ ती सबै ममा आउनेछन्। अब म तपाईँलाई भन्न चाहन्छु कि तपाईँ ठिक ठिक कुरा जान्नुहोस् भनी। यसैले तपाईँ यी टेपलाई सुन्नुहोस्। तपाईँ यो नसोच्नुहोस् कि मैले यो सन्देशको द्वारा केही आफैमा सिद्ध गर्न खोजेको होला भने, म केवल एक सन्देश प्रचार गर्नेवाला हुँ। म यसरी केही गर्न चाहँदैन थिएँ, तर एक आवाजले मलाई यो गराएको छ। यही आवाजले मेरा पिता न्यायलाई विरोध गर्यो। म त एक शिकारी हुन चाहन्थे, तर यो त मेरो पिताको इच्छा हो कि म प्रचारको काम गरूं, र यही गर्नको लागि संकल्प राख्छु। नदीमा जो प्रकट भएको थियो त्यो म थिइन, म त त्यहाँ केवल उभिएको थिएँ जब ऊ देखा पर्नुभयो। म यी सबै कुराहरूलाई गर्नको लागि तयार थिइन, यी कार्य गर्नलाई म थिइन जो यसरी सिद्ध रूपमा पूरा भइरहेका छन्। यी सबै त उहाँले नै गर्नुभएको हो, म त केवल उहाँको नजिकै थिएँ, म त केवल एक शब्द हुँ जो उहाँले मलाई प्रयोगमा ल्याउनु भएको कि उहाँले भनेका कुरा बोल्नको लागि यी सबै मेरा बुद्धि र ज्ञानका कुराहरू होइनन्। मलाई थाहा थिएन, यो त मैले केवल उहाँमा समर्पित गरे तब उहाँले मद्वारा बोल्नुभयो। यो म होइन, यो सातमा दूत थिएन, ओहो यसरी भएको होइन, यो त मनुष्यको पुत्रको प्रकटीकरण थियो। त्यो दूत थिएन, होइन उसको सन्देश, यो त खुदाले आफ्नो भेदलाई खोल्नु भएको थियो। यसरी एक मनुष्यले गर्न सक्दैन, यो त खुदा हो जसले गर्नुभयो। दूत मनुष्यको पुत्र थिएन, त्यो त मनुष्यको पुत्रको सन्देश वाहक थियो। मनुष्यको पुत्र त ख्रिस्ट हो, यो सही हो। यसले तपाईँहरूलाई यस समय खुवाइराखेको छ। तपाईँहरू मानिसद्वारा खुवाइनु भएको छैन। एक मानिस, उसको वचन त बितेर जानेछ, तर तपाईँहरू त कहिल्यै नटल्ने वचन रूपी शरीरद्वारा खुवाउँदै हुनुहुन्छ। यही मनुष्यको पुत्रको रूपमा, मनुष्यको पुत्र जो वचन देहधारी शरीर हो। यदि तपाईँ पूर्ण रूपबाट सम्पूर्ण वचनद्वारा खुवाइनु भएको छैन भने तपाईँ यी सबै संगठन रूपी मण्डलीहरूको गलत कुराहरू र सांसारिक कुराहरूबाट उडेर उकाब्जै माथि आउनुहोस्। यो अब तपाईँकै हातमा छ। अब हामी प्रार्थना गर्नेछौ। प्यारो पिता, यो कुराले त चोट पुर्याउँछ, बुझ्न कठिन छ। यो एक मनुष्यको लागि गर्न सजिलो छैन। तपाईँलाई यी सबै कुराहरूको ज्ञान छ र म यो प्रार्थना तपाईँ समक्ष राख्दैछु। प्यारो खुदा, यो कुरालाई स्पष्ट रूपमा सम्झिएको होस्। तर तपाईँको वचनको उज्यालोमा मानिसहरू हिँड्न सकेका होउन् र पिता यहोवा, मलाई थाहा छैन कि चुनिएको को हो, तपाईँलाई नै थाहा छ। तपाईँको आगमन कहिले हुने हो मलाई थाहा छैन, तर मलाई यी सबै चीजले स्थान लिनेछन्। झुठा अभिषिक्तहरू उस समयबाट होइन जब सुरु भयो, यो मलाई थाहा छ। मोसाले उनीहरूको केही वास्ता गरेनन् किनकि उनले तिनीहरूलाई सुधार्न सक्दैन थिए। उनले त केवल यही भने जो तपाईँले उनलाई भन्न लगाउनु भयो। तपाईँले माखाहरूलाई बोलाउन लगाउनु भयो, तब मोसाले माखालाई बोलाए। तपाईँले नै पानीको रगतमा परिवर्तन गर्न लगाउनु भयो, तब त्यो हुन गयो। यी सबै मोसाले गरेपछि तिनीहरू नकल गरेका थिए। मोसाले त केवल तपाईँले दिनुभएको प्रत्येक वचनलाई पालना गरेका थिए, तर त्यो केवल तपाईँ नै हुनुहुन्थ्यो जसले झुठाको मूर्खतालाई प्रकट गर्नुभएको थियो। अब हे पिता, आज पनि तपाईँ त्यही खुदा हुनुहुन्छ। तपाईँले भन्नुभयो कि अन्तको दिनमा यी घटनाहरू घट्नेछन्। धेरै सही व्यक्तिहरू, जो कि गएको आइतबार हामीले भनेका थियौं, नयाँ बनाइएको डुङ्गामा तिनीहरूले आफ्ना हातहरू राखेका थिए र लेबीहरूलाई पास्टर त्यो काम दिइएन जो लेबीको काँधमा भई ल्याउनु थियो। ती सबै नयाँ तरिकाले चलाइरहेका सबै लडेर मरे। तिनीहरू त आफ्नै पाप र अपराध मरेका छन् र आफ्नै विवेकको विरोध भइकन काम गरिरहेका छन्। यस्ता धेरै प्रचारकहरू उसको शिक्षाको अध्ययनमा जुटेका छन्, वचन पढेका छन्, पानाहरू पल्टाएका छन्, छिटो पाना पल्टाउँछन् कि उस वचनको अनुसार प्रचार नगर्नु भनी, किनकि तिनीहरूलाई थाहा छ कि यसो गर्नाले मानिसहरूको बीचमा आफ्नो मण्डली र संगठनसँग सम्बन्ध बिग्रन्छ भनेर। प्रभु हामीलाई सहायता गर्नुहोस् कि यस्तो कहिले नहोस्। हाम्रो मनलाई धुनुहोस् प्रभु, संसारका प्रत्येक नचाहिँदा कुराबाट हामीलाई धुनुहोस्। प्रभु, म शुद्ध हुनलाई उभिन तयार छु, म उभिन तयार छु। म यस मण्डली र जो यो वचन सुनिरहेका छन् र जो यो टेपको सुन्नेछन्, यिनीहरूको लागि शुद्धताको लागि म उभिन तयार छु। म शुद्धताको लागि तपाईँसँग प्रार्थना गर्दछु प्रभु। हे प्रभु, मलाई कुम्हालेको घरमा लगेर तोड्नुहोस् र फोर्नुहोस् र मलाई तपाईँको इच्छा अनुसारको सेवक बनाउनुहोस्। प्रभु येशु ख्रिस्टको लागि उपयुक्त सेवक बनाउनुहोस्। म त एक अशुद्ध होठवाला मनुष्य हुँ, जसरी यसैया चिल्लाएका थिए, म त अशुद्ध होठवाले मनुष्यको बीचमा रहेको छु, मलाई श्राप मिलोस्। मैले त प्रभुको प्रकाशनको प्रकटीकरण देखेको छु, जसरी मन्दिरमा स्वर्गदूतलाई देखेर यसैयाले भनेका थिए। हे प्रभु, मैले अन्त समय देखेको छु, म र मेरो परिवारमाथि आउने विपत्ति मैले देखेको छु, मेरा मानिसहरू माथि आइपर्ने विपत्ति। हे अनन्त खुदा, हामी माथि दया गर्नुहोस्। म मेरो लागि र मेरा मानिसहरूको लागि निवेदन गर्दछु, जसले अविश्वास गरेका छन् तिनीहरू नष्ट नहुन्, तर हामीहरू विश्वासीहरू भएर बाँच्न सकौं। प्रभु, प्रत्येक स्त्री पुरुष, प्रत्येक संघ संस्थायी मण्डलीहरू, म प्रत्येक संस्थायी मण्डलीलाई आशिष दिनुहोस् भन्दिन, जबकि यी तपाईँको विरोधी हुन् भनी मलाई थाहा भयो। तर म त यही विन्ती गर्छु, यदि त्यहाँ तपाईँका भेडाहरू छन् भने तिनीहरूले यो टेपलाई सुनुन्। प्रभु, तिनीहरूले यो टेपको आवाजलाई सुनुन् र तपाईँको शब्दलाई बुझ्न सकुन्। तपाईँ बुझ्न सक्ने बनाउनुहोस्, ताकि तिनीहरू संगठन रूपी मण्डलीबाट निस्केर तपाईँको वचनलाई स्वीकार गर्न सकुन्। अन्धा भएर तिनीहरू धोका नखाउन् र यी आजका रीतिरिवाजबाट निस्केर आउन्। त्यस्तो प्रकारको गलत बासी कुरा खान नसकेका होउन्, ताजा खाना खान सकुन्। तिनीहरू आजको ताजा वचनलाई खान सकुन्। यसै कारणले, यस प्रकारले फरिसीहरूले तपाईँलाई क्रुसमा चढाए प्रभु। यसै कारणले फरिसीहरूले तपाईँलाई क्रुसमा चढाए प्रभु। तिनीहरूले मोसाको समयमा भएको कार्कस भोजन खाएका थिए र यसैबाट चल्न चाहन्थे। यो हामीलाई एउटा प्रतिछायाको रूपमा जंगलको मार्गमा हरेक रातको ताजा मन्ना दिनुभयो, मतलब हरेक पिढीमा अनि जेनेरेसनमा यो थियो जहाँ तिनीहरू गिरेका थिए, यहाँ तिनीहरू सफल भएनन्। यसले तिनीहरूलाई विषालु पारिदियो, यसले मारिदियो तिनीहरूलाई, बासी सडेको खानाले तिनीहरूमा मृत्यु आयो। र आत्मिकी यही आज पनि भइरहेको छ, तिनीहरूलाई मारेको छ, आत्मिकी रूपमा मारेको छ, संघ संस्थाको रूपमा भई। प्यारो प्रभु हामीलाई सहायता गर्नुहोस्। अब यो सबै तपाईँकै हातमा छ प्रभु येशु ख्रिस्टको नाममा। जबसम्म तपाईँ आफ्नो निर्णय लिनलाई तयार हुनुहुँदैन, हामी आफ्नो टाउको निहुराएको अवस्थामा गीतलाई गाउनेछौ। के तपाईँ सबै मार्गमा भई जानुहुन्छ? म मेरो उद्धारकर्ताको आवाजलाई सुन्छु, यो वचन हो। यसो भन्दै म मेरो उद्धारकर्ताको आवाजलाई सुन्छु। हो, म घायल थिएँ धेरै समय पहिलेदेखि, तर साँचो अहिले म उहाँलाई सुन्दैछु। यसो भनेको म कहाँ जाउँ तिमीहरू जो विरक्त छौ? सुन, आफ्नो क्रुस उठाएर मेरो पछि लाग प्रत्येक दिन। यसो भनेको म कहाँ जाउँ तिमीहरू यो विरक्त छौ? आफ्नो क्रुस उठाएर मेरो पछि लाग, यद्यपि मृत्युको तराई भए पनि, हिँड्नु परे तापनि म दुष्टबाट डराउँदिन। यदि मलाई तराईको समयमा हिँड्नु परे पनि, मृत्युको तराई, हरियो चौरमा मलाई डोर्याएर अनि झरनाको स्वच्छ पानीमा लैजानुहोस्, र जहाँ मलाई उहाँले डोर्याउनुहुन्छ म प्रभु। मैले त्रियकता वाली डाँठको देखेको छु, मैले देखेको छु कि त्यहाँ सबै प्रकारको दुनियावी कुराहरू छन्, जंगली झाडीहरू जताततै उम्रिएका छन्। तर तपाईँ मलाई जहाँ डोर्याउनुहुन्छ प्रभु, म ती प्रेत 19 का झैं गरी जानेछु। जब तिनीहरूले यो सुने येशु मसीहको नाममा बप्तिस्मा, तब तिनीहरूले येशु ख्रीष्टको नाममा बप्तिस्मा लिएका थिए। पछ्याउ प्रभु, म मार्गको उस छेउसम्म पुगेको छु प्रभु, तपाईँलाई प्रशस्त रूपमा स्वीकार गर्न सकौं। अब म उससँग सबै मार्गमा भई जान्छु। प्यारो प्रभु, यो मेरो हृदयबाट निस्केर आएको हो, यसलाई म विश्वास गर्छु। यस गीतको समयमा हरेकको हृदयबाट निस्केर आएको मर्मलाई म विश्वास गर्छु। धेरै जनाले हुन सक्छ यो टेपलाई सुन्नु होला, अहिले या वर्तमानको कुरा यो होइन, प्रभुको इच्छा भयो भने यो अति मूल्यवान बन्नेछ। यस्तो भनिएको छ, जस्तो एक मानिस अर्को आर्मी, एक सिपाही एक राजा, सबभन्दा पहिला त राजा उसलाई बसाल्नेछ र हेर्छ कि यो योग्य छ या छैन। के यसले दुनियाँका सम्पूर्ण कुरालाई छोड्यो कि छोडेन? के तपाईँ छोड्न सक्नुहुन्छ? खुदाको आर्मीमा जोडिनुहोस्। लिखित वचन उहाँको सिपाहीसँग परेड खेल्दै उहाँकै उकाबहरू सँगसँगै उड्नको लागि, येशु ख्रीष्टको नाममा म यसलाई स्वीकारिदिनुहोस् प्रभु। के तपाईँ यसलाई विश्वास गर्नुहुन्छ? के तपाईँ यसलाई स्वीकार गर्नुहुन्छ? ठिकै हो, प्रभुको इच्छा भएमा आज राति फेरि भेट्नेछौ। के यो सत्य हो? तपाईँ विश्वास गर्नुहुन्छ? के यो धेरै सरल छैन र? आमेन। तब येशूको नाम लिई सानो दुःख र विपत्ति यसले तपाईँलाई रमाहाट र खुसी दिनेछ। लिनुहोस् हरेक पल उसको नाम। अब आफ्नो हात एक अर्कोसँग मिलाउनुहोस्। महान नाम, ओ कति मिठो नाम, पृथ्वीको आशा स्वर्गीय आनन्द। महान नाम, ओ कति मिठो, पृथ्वीको आशा र स्वर्गीय आनन्द। येशूको नाममा झुकेर उहाँको खुट्टामा दण्डवत गर्दै, राजाहरूको राजालाई स्वर्गीय मुकुट पहनाउँदै उहाँ खुदा हुनुहुन्छ। जब हाम्रो यात्रा समाप्त हुनेछ, महान नाम, महान नाम, ओ कति मिठो नाम। जब हाम्रो यात्रा समाप्त हुनेछ, महान नाम, ओ कति मिठो नाम, कति मिठो नाम, पृथ्वीको आशा र स्वर्गीय आनन्द, महान नाम, कति मिठो नाम, पृथ्वीको आशा र स्वर्गीय आनन्द। आज बिहान म सबै प्रचारकहरूलाई भन्न चाहन्छु, चिर परित हुन चाहन्छु, जब एक व्यक्ति पूरा हप्ता प्रार्थना गर्छ के अद्भुत हुन्छ, यी पदलाई हेरौं तब तपाईँको अगाडि सही रूपमा उभिन सक्छु। विपत्तिमा म पावलले यो भन्नुभयो, यदि मैले सुसमाचार प्रचार गरिन भने, उहाँको यो अन्तिम तरिका बाटो हो। पावलले भने आफ्नो अन्तिम समयमा, किनकि मैले खुदाको सारी मनसाको तिमीहरूको बीचमा राख्न म कहिल्यै पनि शर्माइन, कहिले काहीँ त म धेरै कुराहरूलाई बिर्सन्छु, यहाँसम्म कि बच्चालाई अर्पण गर्न पनि भुल्छु। एक दिन मेरो छोरा बिली पावलले भने, एक मनुष्य आएर भन्यो कि म आफ्नो बच्चा अर्पण गर्नको लागि 2 सालदेखि आइरहेको छु। बिल्लीले भने, तपाईँ यसलाई गलत नसोच्नुहोस्, मसँग पनि 1 वर्षको उमेरको एउटा बच्चा छ, यसको पनि अहिलेसम्म अर्पण भएको छैन, म प्रतीक्षा गर्नेछु जबसम्म बच्चा स्वयंको अर्पणको लागि तयार नभइन्जेल, जबसम्म बच्चा स्वयंको लागि अर्पण गर्न तयार भएको छैन। यसैले मेरा दाजु भाइ दिदी बहिनीहरू, आफ्ना बच्चाहरूलाई अर्पण गर्न कहिले नभुल्नु होला। हरेकले बप्तिसा लिनु आवश्यक छ, यहाँ एक तालाब छ, पानी पनि छ, यदि तपाईँको बप्तिसा भएको छैन भने पानी यहाँ छ, अहिले नै आउनुहोस्, आज रातिसम्म नपर्खनुहोस्, अहिले नै आउनुहोस्, यहाँ बप्तिसा दिनेवाला तयारीमा छ, जसले आफ्नो पापलाई स्वीकारी मन फिराउनु भएको छ भने बप्तिसा लिन सक्नुहुन्छ। चाहे तपाईँले दर्जनौ पटक बप्तिसा लिनु भए पनि, यहाँ त पापको क्षमाको लागि प्रभु येशू ख्रीष्टको नाममा बप्तिसा दिइनेछ, हामीसँग वचन छ। तर हेर्नुहोस्, सन्देश मेरो मनमा छ, मैले यसलाई अवश्य नै प्रचार गर्नुपर्छ, यो नै मेरो मुख्य उद्देश्य हो। चाहे मेरी पत्नी, मेरा बच्चा, मेरा पास्टर या अरू कुनै पनि भन्ने छन्, जे भने पनि तपाईँ मेरो प्रभु हुनुहुन्छ, म यी सबैबाट निस्कनै पर्छ, यो त मेरो मुख्य उद्देश्य हो। र अब सधैँ जसो म प्रचारकहरूलाई चिन्न मुस्किल हुन्छ, म हुन सक्छ यो होला हाम्रो भाइ नेभिल, एक बहुमूल्य व्यक्ति, यहाँ अरू भाइहरू पनि हुनुहुन्छ, तपाईँ हामीहरूको मध्यमा भएकोमा म अति खुसी छु। विश्वासमा तपाईँको साथ नभए पनि भिन्नता नराख्नुहोस्, म तपाईँहरूलाई पनि प्रेम गर्छु। तपाईँहरू यहाँ धेरै यसो सायद त्रियताको सिद्धान्तलाई प्रचार गर्ने हुनुहुन्छ होला, हामी तपाईँहरूसँग रिसाएका छैनौ, हामी तपाईँहरूलाई प्रेम गर्छौ। यदि हामी यसो गर्दैनथ्यौ भने मैले त यो मण्डलीलाई छोडेर जाने छैन, जबसम्म घुँडा टेकेर यो नभनु कि हे खुदा मलाई सुधार्नुहोस्, प्रभु मलाई सही बनाउनुहोस्। म आफ्नो आत्माको घमण्डीपन र स्वार्थीपन बनाउन चाहन्न, म आफ्नो आत्मालाई शुद्ध र सत्य बनाउन चाहन्छु, भाइचारेको प्रेम पवित्र आत्माद्वारा पवित्र हुन चाहन्छु। यदि कसैले मेरो विरोधमा केही गलत गरेको छ भने पनि म रिसाउँदिन, यद्यपि मलाई यो अधिकार छ कि म उसको सामना गरौं, तर म आफ्नो जीवनमा यसो गर्न चाहन्न, म सबैलाई प्रेम गर्न चाहन्छु, म प्रेममा भई सुधार्नको लागि तयार छु, उस प्रेमको साथ जो पूर्ण रूपमा हाम्रो लागि क्षमाका दान प्रदान गर्नुभयो। म अलग हुन चाहन्न, मेरो यो मतलब होइन मेथोडिस्ट, बेप्टिस्ट, क्याथोलिक, प्रेसबिटेरियन, जो पनि तपाईँ किन नहुनुहोस्, यी कुराले तपाईँलाई मैले भनेको होइन, चोट पुर्याउन मैले चाहेको होइन, यदि म यसो गर्छु भने त म पाखण्डी भए नि, मेरो सुधारको लागि यस वेदीमाथि आएर खुदामा प्रार्थना गर्नुपर्छ। तर म यो भन्दैछु, यो कारण नै प्रेम हो र म हेर्दैछु कि तपाईँ कहाँ जाँदै हुनुहुन्छ, यो कुरा म आफ्नो तर्फबाट भनेको होइन, सायद त्यसै पो हो कि म तपाईँलाई प्रभु यसो भन्नुहुन्छ भनी भनेको हुँ, यो नै सत्य हो, म ती कुराहरूको लागि पनि तपाईँलाई प्रेम गर्दछु, खुदा तपाईँलाई आशिष दिउन्। यो गीतको यो पदलाई हामी अब यसरी गाउनेछौ, जानु भन्दा अगाडि हामी चाहन्छौ कि आज रातिको सभामा पनि तपाईँलाई देख्न चाहन्थे, यदि सक्नुहुन्न भने खुदा तपाईँसँग हुनुहुनेछ जबसम्म उहाँलाई भेट्दैनौ, यदि हुन सक्छ भने खुदा तपाईँसँग हुनुहुनेछ जबसम्म उहाँलाई भेट्दैनौ। येशूको नाम लिँदै